أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. السلام عليكم ورحمة الله وبركاته. نحمده ونصلي على رسوله الكريم. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب يسر ولا تعسر وتمم بالخير. اللہ تعالیٰ سے دعا ہے کہ ہم آج کے دن کا بہترین استعمال کر سکیں، اور خوبصورت کلام جس میں ہمارا اپنا ہی ذکر ہے، ہم اس کو اس طرح سے پڑھیں کہ ہمارے اور اس کے بیچ میں کوئی نہ ہو. جس طرح اللہ تعالیٰ کی ذات شرک سے پاک ہے، اسی طرح سے اس کی بات بھی شرک سے پاک ہے. تو آئیے شروع کرتے ہیں. اللہ تعالیٰ کی توفیق سے ہم دورہ قرآن 2020 اس میں آج کریں گے پارہ نمبر 17 پارہ. اس سے پہلے ہم 16 پارے کر چکے. ذرا سا خود سے پوچھئے، کیا واقعی انہوں نے میری زندگی میں کوئی تبدیلی پیدا کی؟ کیونکہ اس وقت ہم پہاڑ کی بالکل ٹاپ پہ ہیں. اگر ہم اپنی امیجینیشن میں اس قرآن پاک کو ایک 30 درجوں پہ بٹی ہوئی چیز دیکھیں، تو آپ دیکھیے کہ 14, 15 اور 16، جس کو یام 20 کہہ سکتے ہیں آپ، اس سے سوچ لیجئے. یہ وہ چیز ہوتی ہے جو بالکل فلیٹنگ ہوتی ہے. پیچھے سے آپ اسٹرگل کر رہے تھے، نیچے سے اوپر جانے کا سفر ذہن میں لائیے، پھر پہاڑی کے اوپر جا کر ذرا سا انسان دم لیتا ہے، اور اس کے بعد پھر نیچے چلنا شروع ہوتا ہے. ہم سب نے اپنے مشاہدے میں یہ چیز رکھی ہوئی ہے کہ نیچے سے اوپر جانا مشکل ہوتا ہے. وَفَمَن شَرَحَ اللَّهُ صَدْرَهُ لِلْإِسْلَامِ، مثال بھی پڑھ کر آئے ہیں سورۃ الانعام میں کہ نیچے سے اوپر جانے والے کی کیفیت ہوتی ہے پہاڑی پہ چڑھتے ہوئے. لیکن جب ایک دفعہ آپ اوپر ذرا سا دم لے کر جھکتے ہیں، تو پھر نیچے جانا بہت آسان ہوتا ہے. تو یہاں میں اپنے سب سننے والوں کو اور سنوانے والوں کو اپنے سمیت کہوں گی کہ اب پتہ بھی نہیں چلے گا اور قرآن پاک تکمیل تک آ جائے گا. یہ بالکل رمضان کے ساتھ ہی چلتا ہے. شروع کے روزے گنتے، ایک ہو گیا، دو ہو گئے، تین ہو گئے، لیکن اس کے بعد کیا ہوتا ہے؟ ہائے اتنے رہ گئے، ہائے جمعہ پھر آ گیا. تو بس ان جاتی ہوئی گھڑیوں کا فائدہ اٹھا لیں. ہاتھوں سے پھسلتے ہوئے اس قرآن کو لے لیجیے. یہ وقت پھر نہیں آئے گا، وہ اگلا وقت ہوگا، یہ نہیں ہوگا. اور اس طرح سے اس وقت اپنے دل دماغ کو حاضر کر کے بیٹھنے والوں کے لیے خوشخبریاں ہیں کہ یہ وہ لوگ ہیں کہ جو اس وقت اللہ تعالیٰ کے اس کلام کو اخذ کرنے کے لیے اپنے آپ کو ہر چیز سے پاک کر چکے ہیں. ان کی زندگی میں یہ چیز آنے والی ہے کہ جو ان کی زندگی بدلے گی. اور ایک بات کر کے پھر انشاءاللہ ہم چلتے ہیں آج کے پارے کی خوبصورت سی چیزوں کی طرف، کہ جو واقعی صرف اللہ کا کلام ہی ہو سکتا ہے. میں اور آپ اس وقت وہ کتاب پڑھنے والے ہیں، وہ سورت پڑھنے والے ہیں کہ جو حقیقت میں آپ کو مجھے جینا سکھاتی ہے. پارے کا نام ہے اقترب للناس، قریب آ گیا لوگوں کے حساب کا وقت. قرب کا لفظ اردو میں بھی سنتے ہیں. جب اس میں تا چلی گئی باب افتعال کی، تو وہ اقترب بن گیا. قربت ہے کوئی، کسی چیز کے قریب آنے کی باتیں ہیں. للناس، لوگوں کے لیے. تو یہ پارے کا بالکل پہلا ہی لفظ ہے، حساب کتاب کے قریب آنے کا ذکر ہے. اس بارے کو ہم آج جس تھیم پہ رکھیں گے انشاء اللہ تعالیٰ، دور حاضر کے فتنے اور اس کے حل کی صورت میں، وہ ہے غفلت کا فتنہ. اور میرا گمان ہے کہ ابھی تک جتنے بھی فتنے گزرے ہیں، شاید ہی کوئی ہم نے سوچا ہوا تھا جب ہم نے اس دور قرآن کا فلائر دیکھا تھا. ہم جب لفظ فتنہ پڑھتے ہیں نا، تو ہمارے ذہن میں وہ موٹی موٹی چیزیں آتی ہیں جو میرے آپ کے ہاتھ میں نہیں. وہ کہیں میڈیا کا فتنہ، اور کہیں بڑی طاقتوں کی باتیں، اور جاجوج ماجوج. میں پوری لسٹ دیکھ رہی تھی آپ لوگوں کے ساتھ جو شیئر ہو چکا ہے، تو سوچ رہی تھی کہ ابھی اس کے بعد اور کیا رہ گیا نا. تو مجھے اس وقت اتنا اللہ تعالیٰ پر پیار بھی آیا کہ اللہ، ہمیں تو اس کتاب کو پڑھنے کے بعد اور کسی چیز کی ضرورت ہی نہیں رہتی. یقین کیجئے کہ ہم اس لاعلمی کے دور سے گزر رہے ہیں کہ ہمیں یہ تک نہیں پتا. ہم نے وہ فتنے ابھی تک جمع کیے ہیں، وہ چیزیں، وہ فتنے جو ہمارے اپنے ہاتھ میں ہیں، وہ چیزیں جس کو ہم اپنے کردار کی اصلاح کے ساتھ ہی دور کر سکتے ہیں، وہ تو دور کریں. اور جب یہ دور کر دیں گے، تو پھر اللہ کے فیصلے بھی آسمانوں سے وہی ہیں کہ ان اللہ لا یغیر ما بقوم حتی یغیر ما بانفسہم. تو انہی فتنوں میں سے ایک فتنہ ہے غفلت کا فتنہ. یہ کتاب کتنی خوبصورت کتاب ہے، یہ کیسے کھلاتی ہے آپ کو مجھے، غفلتوں کے پردوں سے نکالتی ہے. اور یہاں ہم کافی حد تک کوشش کریں گے آپ کو دینے کی، لیکن اس پہ ایک 4 ڈیز پوری سیریز جا چکی ہے الحمدللہ، اسی پلیٹ فارم سے کہ جس میں ہم نے غفلت کی ڈفرینٹ فارمز دیکھی تھی. تو اللہ کرے گا کہ بعد میں آپ اس سے بھی فائدہ اٹھائیں گے. تو اس میں ہم پہلے تو دیکھیں گے کہ حساب کتاب قریب ہے. پھر آپ دیکھیے کہ چند जेम्स जो इसी पारे में से लिए जाते हैं, मसलन किताबन फी ही जिक्रुकुम, यानी मैं और आप इस किताब को इस वक्त खोल के बैठ गए जिसमें मेरा आपका ही जिक्र है। कुरान क्या है? अ बुक विथ थाउजेंड्स ऑफ फीलिंग्स। फर्ज समझ कर इसे खोलें, इबादत समझ कर इसे खोलें, शौर हासिल करने के लिए इसे खोलें, शिफा के लिए इसे खोलें, सुकून पाने के लिए इसे खोलें, करार के लिए इसे खोलें, रब को पहचानने के लिए इसे खोलें, दुनिया गुजारने के लिए इसे खोल लें, रिश्ते निभाने के लिए इसे खोल लें, बस ऐसा खोलें कि जिंदगी में फिर इस किताब को बंद न करें, क्योंकि ये आपकी मेरी जिंदगी की किताब है। ये वही किताब है जो कल किताबे जिंदगी में ढल जाएगी, जिसका जिक्र सूरह बनी इसराइल में पढ़ चुके, इकरा किताब कफा बि नफ्सि कल यौमा अलैका हसीबा। फिर इस बारे में हम देखेंगे लाहियतन कुलूबुहुम, क्या चीजें हैं जिसमें दिल खो जाते हैं कि ये किताब पीछे पड़ जाती है, यानी लहव बातें और लगव बातें। गफलत लहव होती है, एक होता है लगव और एक होता है लहव। तो यहाँ असल में लाहियतन कुलूब की बातें हम देखेंगे। फिर इस बारे में ही हम देखेंगे नहीं ये नाल अल्लाह लहू मुहा वला दिमा उहा, ये जो कुर्बानियां करते हो ना, तो ये गोश्त तो तुम खा जाते हो, खून तो सारा जमीन में चला जाता है, खाल तो किसी और को देते हो, अल्लाह को क्या जाता है? ये नालुहु तक्वा। जहां ये बातें आएंगी आप पढ़ेंगे, सिर्फ इस वक्त आपका शौक उभरना चाहिए इन लफ्जों को सुन के कि अच्छा मैं इस बारे में इतना कुछ सुनूंगी। जैसे किसी ड्रामे से पहले उसके एक छोटा सा ट्रेलर, एक झलकी सुनकर देखकर एहसास होता है चले मैं इसको देखती हूँ। तो ये जो चंद मिनट इस पे लगाए जाते हैं, उसमें दुआ भी यही होती है कि अल्लाह इस बारे के जो जेम्स है वो पहले ही हमारे सामने आ जाए। तो इस वक्त मेरा आपका ये कुरान पाक का सुनना और सुनाना, इसमें से अल्लाह ताला के पास कितना जाता है? यनालुहु तक्वा। जितने तकवे के साथ जितना हिस्सा अल्लाह के लिए किया होता है वो अल्लाह के पास जाएगा, बाकी तो इधर ही रह जाएगा। फिर इस बारे में हम इंशाल्लाह ताला तैयिब मिनल कौल पे बात करेंगे, और वो क्या है? ला इलाहा इल्लल्लाह। कैसे अल्लाह ने इसको पहला कलमा तैयब तैयब मैंने पाक ला इलाहा इल्लल्लाह का है, यह हम बचपन से जुमले सुनते आ रहे हैं। और फिर इसमें बहुत ही खूबसूरत तरीके से आप और मैं देखेंगे वला यंसुरन अल्लाह मन यंसुरुहु। आज तो बस इस पे स्टिक ऑन हो जाना है कि अलबत्ता जरूर अल्लाह उसकी मदद करेगा जो उसकी मदद करेगा। यानी आप अपनी मदद करना चाहते हैं तो अल्लाह के दीन की मदद कर दीजिए, अल्लाह के दीन को थाम लीजिए, अल्लाह आपके बच्चों को थाम लेगा, उनके रिश्ते भी अल्लाह करवाएगा। यानी असल में ये वो चीजें हैं कि जिनके गम में हम इस काम को छोड़े, मैं अल्लाह कहते हैं बात उलट लो, तुम मेरे काम करो मैं तुम्हारे करूंगा। और फिर हम देखेंगे युदाफ्यू अनिल्लसीना मनु, अल्लाह ताला ईमान वालों का दिफा करता है। सारी दुनिया ही आपकी दुश्मन क्यों ना हो, वो कहते हैं ना क्या डर है सारी खुदाई अगर दुश्मन है, अगर एक अल्लाह मेरे साथ है तो अल्लाह कैसे ईमान वालों का दिफा करते है। वहां जाकर हम देखेंगे इंशाल्लाह कि हमारी नस्लों का दिफा अल्लाह करे, इसके लिए हमें क्या चाहिए। और फिर इसमें हम देखेंगे आयत करीमे को ला इलाहा इल्ला अंत सुभानक इन्नी कुंतु मिन जालिमीन, जो अल्लाह ताला की मदद को लाने वाला खूबसूरत अमल है। फिर इसी तरह से दौफत तालिब वल मतलूब, शिर्क का मठ मारने वाली मिसाल, एक मक्खी की मिसाल देकर अल्लाह ताला ने इस चीज को मेरे आपके सामने रख दिया। कितनी हकीर चीज मक्खी, कि जो अगर तुम्हारे खाने में से कुछ ले भी जाए तो तुम उससे वापस नहीं ले सकते। क्या इसी तरह गैरों के दर पे बैठे रहते और तुम्हें मिलना वहां से भी कुछ नहीं? और फिर हुआ सम्मा कुमुल मुस्लिमीन, पारे के एंड पे आप देखेंगे कि आपको मुझे हजरत इब्राहिम से सिर्फ अब एक ही निस्बत रह गई, और वो नाम की है। लेकिन अफसोस की बात है कि कुछ मुसलमान उस निस्बत को भी छोड़कर कुछ ना कुछ और नामों में खोने और उलझने की कोशिश करते हैं। तो अंदाजा तो फिर आपको हो ही गया कि कुरान क्या है और ये पारा क्या है, और हम इसको पढ़ते पढ़ते इस तरह से अपनी गफलतों के पर्दे चाक करते जाएंगे और करवाते ही जाएंगे कि मेरे मालिक तू मुझे इससे बेहतरीन तौर पे फायदा उठाने वाला बना दे। याद रखिए कि आंखों पे पर्दा आ जाए तो उसको मोतिया कहते हैं, दिल पे पर्दा आ जाए तो उसको हार्ट अटैक कहते हैं, और अगर रूह पे पर्दा आ जाए तो इसको गफलत कहते हैं। अल्लाह ताला आपको मुझे इन सारी गफलतों से निकाल कर बस एक फिक्र लगा दे कि अब अगली जिंदगी में गफलत नहीं रखनी। आप देखिए कि जितना ज्यादा आप देर से काम शुरू करते हैं उतना ज्यादा करना पड़ता है जल्दी। ऐसा ऐसा काम करते रहे तो बहुत सारे काम अल्लाह की रहमत से आपसे वक्त से पहले हो जाएंगे। तो चूंकि अब जरा देर हो गई हमें, तो इंशाल्लाह ताला फिर वक्त कम है और काम बहुत है। وقت فرصت کہاں کام ابھی باقی ہے، نور توحید کا اتمام ابھی باقی ہے. اللہ تعالیٰ ہماری انفرادی بھی اور اجتماعی بھی غفلت جو بھی ہمیں ملتی ہے اس کو دور کرے، اور ہمیں آج سے ہی فرام ناؤ، الان، ناؤ اور نیور، کوئی بھی جملہ اپنے لیے رکھ لیجئے، ابھی سے اس کے لیے کام کرنا ہے. آئیے دیکھتے ہیں. بسم اللہ الرحمن الرحیم. آیت کی جو مین تھیم پہلی ہی آیت ہے اور آخری بھی آئے گی اسی میں، اقترب للناس حسابهم وهم في غفلة معرضون. قریب آ گیا ہے لوگوں کے حساب کا وقت اور وہ ہیں کہ غفلت میں منہ موڑے ہوئے. اگر ریڈیو سے ایک اعلان آ جائے کہ سیلاب کا پانی شہر میں آ رہا ہے، یا زلزلہ آنے والا ہے، یا اس شہر میں کوئی جراثیم آنے والا ہے، دیکھیے کان کیسے کھڑے ہو جاتے ہیں. لیکن ہمیں اتنا بھی یقین اللہ کے اس کلام پہ نہیں جو 1400 سال سے ایک خبر دے رہا ہے کہ لوگوں تمہارے حساب کا وقت قریب آ رہا ہے. حساب کیا ہے؟ مم مات فقد قامت قیامته، جو مر گیا اس کی قیامت قائم ہو گئی. آج باہر سانس لے رہے ہیں تو زندہ ہیں، کل اگر سانس رک گئی اور قبر میں ڈال دیے گئے تو حساب وہیں شروع ہوگا. یہ ایک ایسا سول سرچنگ کوسچن ہے کہ جس کے بعد اس دنیا سے توجہ دوسری طرف جانے لگتی ہے. ہم اس غفلت کے پردے کو چاک کرنے میں مدد لیں گے اللہ تعالیٰ سے اور نبی صلی اللہ علیہ وسلم کی سکھائی دعاؤں میں سے. تو آج غفلت کے ناطے سے خاص طور پہ جو دعا ہے المستدرک حاکم کی 1987، طویل دعا ہے جس میں اللہ کے نبی پناہ مانگتے ہیں کئی چیزوں سے، اس میں ایک چیز غفلت ہے. اللہم انی اعوذ بک من العجز والکسل والجبن والبخل والحرم والقسوة والغفلة والعیلة والذلة والمسکنة واعوذ بک من الفقر والکفر والفسوق والشقاق والنفاق وسمتی و ریائی واعوذ بک من السمم والبکم والجنون والجزام والبرس وسیئ الاسقام. لمبی لسٹ ہے، اللہ کرے کہ ہمیں اللہ کے نبی کی سکھائی ہوئی ان دعاؤں کو پڑھنے پہ اتنا اعتماد تو ہو جائے جتنا ہمیں ڈاکٹرز کی دی ہوئی پریکاشنس پہ ہے. جتنا زیادہ آپ یقین کے ساتھ دعائیں مانگیں گے تو آپ کو پھر دعائیں ہی کافی ہوں گی. اے اللہ، میں عجزی اور سستی، بزدلی اور بخل، انتہائی بڑھاپے اور سخت دلی، غفلت اور تنگ دستی، ذلت و ناداری سے تیری پناہ چاہتا ہوں، اور محتاجی، کفر، نافرمانی، مخالفت، منافقت، بری شہرت اور ریاکاری سے تیری پناہ چاہتا ہوں، اور میں بہرا ہونے، گونگا ہونے، پاگل پن، کوڑ برس اور تمام بری بیماریوں سے تیری پناہ چاہتا ہوں. تو اس میں والغفلہ کو ہائی لائٹ کر لیجیے ابھی، اور بعد میں آہستہ آہستہ کر کے اس کو یاد بھی کیجئے. دیکھ کر روز ایک دفعہ پڑھ لیا کریں. اللہ تعالیٰ قادر ہے، آپ کے دل کے شوق اور آپ کے جذبے کو دیکھ کر اللہ تعالیٰ انشاءاللہ ان ساری چیزوں سے بچائے گا. اسی سے ریلیونٹ آج کی حدیث سلسلہ صحیحہ کی روایت 3938 ہے. فضالہ رضی اللہ عنہ کہتے ہیں کہ ایک آدمی آیا اور کہا کہ اللہ کے رسول، اللہ تعالیٰ آپ پر رحمت نازل فرمائے، ذرا بتائیے کہ جہاد کے قریب ترین عمل کون سا ہے؟ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ اللہ کے سب سے زیادہ قریب عمل اس کے راستے میں جہاد کرنا ہے، اور اس جیسا کوئی عمل نہیں. ہاں، جو اس طرح کا آدمی ہو. پھر نبی صلی اللہ علیہ وسلم نے قیام کرنے والے ایک آدمی کی طرف اشارہ کیا جو نہ قیام کرنے سے سست پڑتا ہے اور نہ روزے رکھنے میں غفلت برتتا ہے. تو اللہ تعالیٰ مجھے آپ کو راتوں کے قیام کرنے والے اور دن کے روزے رکھنے والا بنا دے. یہ پارا سورۃ الانبیاء اور اسی طرح سے سورۃ حج پر مشتمل ہے. اور آپ دیکھ رہے ہیں کہ ہم جن پاروں میں سے گزر رہے ہیں اس میں پوری شروع سے لے کے آخر تک سوراس چلتی ہیں، شروع میں بھی نئی سورت اور آخر میں بھی. تو آئیے دیکھتے ہیں کہ غفلت کا ٹاپک سورۃ الانبیاء میں آپ کو مجھے کہاں دکھتا ہے. آغازی پہلی تین آیتوں میں لاہیتن قلوبہم کی وجہ سے قیامت سے غفلت ہے، یعنی جب تک حساب کتاب کی فکر نہیں لگتی تب تک انسان اس کے لیے تیاری نہیں کرتا، اور اسی وجہ سے دل جو ہے وہ کسی اور ہی چیزوں میں مائل ہے. پھر آیت 10-50 اگر آپ آگے تک لیتے جائیں تو فی ہی ذکرکم، قرآن سے غفلت کا نتیجہ، یعنی ترک قرآن، قرآن سے غفلت ہے، اور کئی جگہ آپ اس کو پڑھیں گے. پھر آیت نمبر 60 میں دیکھیے مقصد حیات سے غفلت ہے. دوسرے پارے سے لے کے آج تک کتنی بار اس کو سوچ چکی میں، سوچیں اپنے بارے میں. پھر آیت 30-33 میں آیات کونیہ سے غفلت کا نتیجہ، الہاد اور دہریت. تھوڑا سا مشکل جملہ ہے تو آسان کر دوں کہ کائنات میں پھیلی ہوئی نشانیوں پہ جب انسان غور نہیں کرتا کہ اتنا سیٹ سسٹم کیسے چل رہا ہے تو بالآخر پھر وہ ایتھیسٹ بن جاتا ہے یا پھر وہ ایگنوسٹک بن جاتا ہے. फिर आयत 34-35, कुल्लु नफ्सिन ज़ाइक़तुल मौत, मौत से गफलत का फितना। आपको इस बारे में बहुत ज्यादा क़यामत और मौत का जिक्र भी मिलेगा। ऐसे लगता है जैसे दिल खाली हो जाता है, कुछ करने को दिल नहीं चाहता, बेकार। फिर इसी तरह देखिए 48-91, अम्बिया कराम की खूबसूरत दुआओं से गफलत का नतीजा कि ना हम उन जैसी दुआएं करते हैं और ना उन जैसा किरदार बनाते हैं। तो गोया के कह लीजिए कि आज हमारी पर्सनैलिटीज में प्रॉफिट्स तो रहे ही नहीं, इल्ला माशाल्लाह। फिर इसी तरह आप देखिए कि आयत नंबर 11, शरई अहकामात से गफलत, किनारों पर रहकर इबादत करना, यानी कुछ लोग इसी तरह के काम करते हैं। फिर इसी तरह से आयत 32, शायर इल्ला से गफलत का नतीजा, इनका एहतराम नहीं करते। मसलन हर साल ईद उल अदहा पे कुर्बानी के जानवर के इतने लतीफे बनाकर देना, क्या ये शायर इल्ला से गफलत का नतीजा नहीं? और आज के दौर में रमजान के रोजों को मजाक का निशाना बनाना, क्या ये शायर इल्ला नहीं? और टोपी दाढ़ी हिजाब निकाब टखनों से ऊंची शलवार का क्या हम मजाक नहीं उड़ाते? तो ये सब गफलतें हैं। फिर आयत 40-41 है, अल्लाह के दीन की मदद ना करने से गफलत का नतीजा इस्लामी निज़ाम ना कायम करना, यानी आज तक हम क्यों ना इस्लाम का एक निज़ाम बना सके या अपनी ज़ात पे इम्प्लीमेंट क्यों नहीं कर सके, क्योंकि हमारे अंदर ये शौक ही नहीं है कि हम अल्लाह के दीन को सर्व करें। 41-42, तबाहशुदा बस्तियों से गफलत, सबक ना लेने का नतीजा दिलों का अंधापन, यानी जब आप अपने इर्द गिर्द लोगों को मरते खपते जलते देखें और आप ना सोचें कि आखिर इसकी वजह क्या है, तो फिर दिल भी सोचने समझने की सलाहियत से महरूम हो जाते हैं। और फिर 74-78 जो आखिर में हम देखेंगे, बहसियत उम्मत मोहम्मदिया सल्लल्लाहु अलैहि वसल्लम, इनफरादी और इज्तमाई कामों से गफलत, यानी जो करना था वो करने का वक्त ही नहीं मिला, क्योंकि वो बहुत कुछ हो रहा है जिसके करने की ज़रूरत नहीं थी। ना वो काम अल्लाह के नबी ने किए, ना असहाब ने किए, और ना बाद के नेक लोगों ने। पारे की चंद झलकियाँ, हिदायत की किताब समझना है कुरान को इंशाल्लाह इसको पढ़ने के बाद। इसमें अल्लाह तआला की इबादत करने, उसकी निशानियों पे गौर व फिक्र करने की बात है। वही के जरिए खबरदार करना सीखेंगे, अल्लाह की इबादत करना सीखेंगे, नेक कामों में दौड़ धूप करना सीखेंगे, अल्लाह तआला को रग़बत और खौफ से पुकारना, अल्लाह तआला का इबादत गुजार बनना और अपने रब से डरना सीखेंगे। अल्लाह हमें आज सिखा ही दे ये चीज़ें। अल्लाह तआला का अज़ाब बहुत सख्त है, अपने रब के गज़ब से बचना सीखेंगे, नेक अमल करना और अल्लाह तआला के लिए यकसू होना, उसका फर्मा बरदार बनना और रब को अपना सब कुछ बनाना, यानी अल्लाह को अपना रब बनाना, इससे क्या मुराद है? अल्लाह अकबर, अगर ये समझ आ गया ना तो ज़िंदगी में खूबसूरती आ जाएगी इंशाअल्लाह तआला। और अल्लाह तआला की आयात के लिए दिल को झुका कर रखना सीखेंगे, अल्लाह तआला की सिफात के बारे में जानेंगे और रब के रास्ते की तरफ दावत देना सीखेंगे और अल्लाह का दामन थाम लेना, इससे क्या मुराद है? वा तसिमु बिल्ला, अल्लाह ताला हमें वहां तक खैर और आफिया से पहुंचा दे। आइए शुरू करते हैं। और आपको सूरत का नाम सुनकर कुछ खुशी नहीं हुई? अल अम्बिया, प्रॉफिट्स के नाम पे। जब दिलों में मोहब्बत होती है ना अल्लाह के नबियों की और उनके काम की, उनके मिशन की, तो हर जगह उनका नाम देख कर अच्छा लगता है। तो 21 नंबर की सूरह है और 112 आयात है। बिस्मिल्लाहिर्रहमानिर्रहीम, इक्तरब लिन्नासि हिसाबुहुम वहुम फी गफलतिन मुरिदून। करीब आ गया लोगों के हिसाब का वक्त, हिसाब से गफलत का फितना, जिसमें आज एक दो नहीं फौजों की फौजें ही इन्वॉल्व हो चुकी। लोगों के हिसाब का वक्त करीब आ गया, फिर भी वो बेखबरी में मुंह फेरे हुए हैं। सोचिए, जो 2 दिन पहले अचानक हार्ट अटैक से मर गया, उसको पता था कि मेरे मरने का वक्त करीब है, लेकिन दुनिया ही के गम थे, फिक्रें थी। और जब इतने गाफिल हैं तो उसका नतीजा क्या हुआ? इनके पास इनके रब की तरफ से जो भी नई नई नसीहत आती है, इसे वो खेल कूद ही में सुनते हैं, यानी चाइल्डिश बिहेवियर। खेल बड़ा प्यारा हो गया, फन गेम्स मैचेस, इसी में दिल खोए हुए हैं। इनके दिल बिल्कुल गाफिल हैं, और इन जालिमों ने चुपके चुपके सरगोशियां की कि वो तुम ही जैसा इंसान है, फिर क्या वजह है कि तुम आंखों देखे जादू में आ जाते हो? एक एक जुमला शऊर पे बरसने वाला जुमला है। सही बुखारी की रिवायत है 6537, हजरत आयशा सिद्दीका राविया हैं। अल्लाह के नबी ने फरमाया, जिस शख्स से भी क्यामत के दिन हिसाब लिया गया बस वो हलाक हुआ। मैंने अर्ज किया, अल्लाह के रसूल, क्या अल्लाह ताला ने खुद नहीं फरमाया? فم ممن اوتی کتابہ بیمین ہی فسوف یحاسبہ حسابا یسیرا، کہ پس جس کا نام اعمال اس کے دائیں ہاتھ میں دیا گیا تو ان قریب اسے آسان حساب لیا جائے گا. اس پر نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ یہ تو صرف پیشی ہوگی، یعنی صرف جا کر پیش ہونا ہوگا. اللہ رب العزت کے کہنے کا مطلب یہ ہے کہ قیامت کے دن جس کے بھی حساب میں کھود کرید کی گئی اس کو عذاب یقینی ہوگا. اللہ محاسب نہ حساب یسیرا، اس کو ایسے ہی نہ جانے دیجئے. دل سے تڑپ کے دعا کریں اور اپنی دنیا پہ ذرا نظر تو ڈالیں. اپنی الماریوں کو ذہن میں لائیے، اپنے کچن کو لائیے، اپنے زیور کو لائیے، اپنے بینک اکاؤنٹ کو لائیے، گھر کی سجی سجائی چیزوں کو دیکھیے. یاد رکھیے ایک ایک چیز تو لے گی، اور خاص طور پہ وہ چیزیں جو ہمیں غافل کر دیں نمازوں سے روزوں سے. تو کیا ہے کہ غفلت والی زندگی لمحہ فکریہ ہے. غفلت کا پردہ روزے قیامت چاک ہوگا. آج تو آنکھوں پہ پردے چائے میں کئی لوگ کسی مرنے والے کے اوپر کہتے ہیں ہائے فلاں کی آنکھیں بند ہو گئیں. مجھے ایک جملہ بولنے کی اجازت دیجئے کہ معذرت تو یہ ہے کہ آنکھیں تو اس دن کھلیں گی، کیونکہ آنکھیں تو آج ہماری بند ہیں. اسی لیے تو آج ہمیں وہ نہیں دکھ رہا جو کہ وہاں جا کر دکھے گا. قیامت تو بعد کی بات ہے، آپ کی میری موت آ جاتی ہے، جو مر کے اس کی قیامت قائم ہو جاتی ہے. آج اس دنیا کو دیکھ رہے ہیں، اس کے غموں میں جی رہے ہیں، اسی کا جینا، اسی کا مرنا، اسی کا پانا، اسی کا کھونا. کل آنکھیں بند ہو، ذرا دنیا سے گئی ہوئی ماں کو پوچھی آج کیا پکے گا، اس کو کیا لگے، وہ اپنی اس دنیا کا حصہ برت کے جا چکی. تو آپ کو مجھے اس دنیا سے اپنے آپ کو اس طرح سے نکال کر لے جانا ہے جیسے مکھن میں سے بال، پھر ہی جئیں گے. اپنی موت کے بارے میں سوچئے، وقت کا حساب رکھے اور ضائع نہ کرے. جس چیز کو ہم سب سے زیادہ ضائع کرتے ہیں نا، وہ وقت ہے. اور یاد رکھے وقت ہی زندگی ہے، کیونکہ والعصر ان الانسان لفی خسر. ایک منٹ میں آپ کا دل دھڑکتا ہے اور پورے جسم سے خون گزر کے پھر واپس آ جاتا ہے. آپ کتنے قدم چل سکتے ہیں، آپ کتنے لفظ لکھ سکتے ہیں. آپ اس ایک منٹ کو سبحان اللہ پڑھنے میں لگائیے، لا الہ الا اللہ کہیے، الحمدللہ کہیے، 8-10 اذکار کیجئے. آپ حیران ہو جائیں گے کہ آپ کئی دفعہ پڑھ سکتے ہیں. مثلا سبحان اللہ و بحمدہ، میرا نہیں خیال کہ ہم 10 یا 15 سے کم بار پڑھ سکے ایک منٹ میں، وہ بھی شعور سے پڑھے. اور ہر دفعہ پڑھنے سے جنت میں درخت لگتے ہیں. کتنی غفلت ہے، گھنٹوں کی فون ٹاک ہیں، بیکاریات کو دیکھنے میں 3-3 گھنٹے لگا دیتے ہیں. تو یاد رکھیے گا کہ جب انسان غافل ہوتا ہے، اور خاص طور پہ جس غفلت کی یہاں بات ہے وہ آخرت کے حساب سے غفلت ہے، تو اس کا انجام کیا ہوتا ہے؟ پہلا اس کا اثر کیا آتا ہے کہ انسان کی حوث انسان کو اصل مقصد حیات سے غافل کرتی ہے اور لاپرواہ کر دیتی ہے. یعنی زندگی کا مقصد کیا؟ دیکھیے کبھی رمضان میں تو جو دل ہے، رمضان کے بعد جب نئی نئی چیزیں سامنے آئیں گی، اچھا آپ کس میں جا رہے ہیں، آپ کیا کریں گے، آپ کون سا کورس کریں گے، آپ کدھر بڑھنا چاہتے ہیں، کدھر بڑھانا چاہتے ہیں، 10 قسم کے جراثیم آئیں گے ہمارے رستوں میں. نہیں ایکچولی ابھی نہیں، ابھی مشکل، ابھی میں، ابھی میرا یہ، بہت دن بعد لاک ڈاؤن کھلا ہے، اب مجھے بہت کام ہے. یعنی ہم اتنی جلدی ڈی ٹریک ہوتے ہیں کہ غفلتیں ہمیں لاپرواہ کرتی ہیں. اور خاص طور پہ وہ لوگ جو کئی سال سے پڑھتے ہیں، میں نام لے لوں لسنرز کو تھوڑی سی پریشانی نہ بھی ہو، تو ہمارے پلیٹ فارم سے جو لوگ نور اللہ نور کر چکے اور جو علم نافع تک بھی پہنچ چکے، ان کا تو بالکل وہ مقام ہوتا ہے جو ایک ڈاکٹر کا بن چکا ہوتا ہے. کیا وہ گھر تو نہیں بیٹھے گا نا، وہ بیماروں کا علاج کرے گا. تو آپ نے میں نے اب بیماروں کے علاج کرنے ہیں، اور اس کے لیے ابھی سے اپنے لیے دعائیں مانگیے کہ اللہ اتنے لوگ نہ آ جائیں کہ میری جگہ ہی نہ بچے. پھر اسی طرح سے آپ دیکھیے کہ آخرت کے حساب سے غفلت کا ایک نقصان کیا ہوتا ہے، کہ اسلامی تعلیم و تربیت سے دوری کے ساتھ ساتھ آخرت بھی برباد ہو جاتی ہے. دیکھ لیجیے آج آپ پیرنٹنگ سٹائل کو دیکھ لیجیے، ڈے کیئر میں جانے سے لے کے ماسٹرز اور کسی بھی فیلڈ کے ماہر ہونے تک، کہاں ہے اسلام اور کہاں ہے اس کی تعلیم اور تربیت؟ صرف ایک برکت اور ایک عادت، اللہ ماشاءاللہ. بہت شوق بھی آتا ہے تو بچے کو حافظ بنا دو، بہت اچھی بات ہے، لیکن ساتھ ساتھ اس کو عالم بھی بنائیے. ایک بچے نے مجھ سے سوال کیا کہ عالم اور حافظ کا فرق کیا ہے، تو میں نے ان کو مثال دے دی کہ دیکھیے جب ڈرائیونگ سیکھتے ہیں نا، تو ایک کام کیا ہوتا ہے، ڈرائیونگ سیکھتے ہیں، آپ کو گاڑی کے پرزے بھی سمجھ آتے ہیں، سب کچھ، یہ سب کچھ بھی آپ کر لیں لیکن راستے نہ آتے ہوں تو کیا ہوگا؟ تو میری نظر میں حافظ قرآن ڈرائیور ہے، گاڑی چلانی آتی ہے الحمدللہ، لیکن اس کو راستے نہیں آتے، راستوں کے لیے اس کو علم لینا پڑے گا. وہ بچے کے دل میں ایسی بات بیٹھی، اس دن سے کہہ رہا ہے کہ مجھے یہ دونوں ہی بننا ہے. तो याद रखिए कि जब हमारा दीन सिर्फ एक नुक्ते का आटे में नमक का रह जाए तो हमारी नस्लें फिर उधर ही जाएंगी जिधर आज जा रही हैं। फिर इसी तरह से हलाल और हराम का फर्क मिट जाता है, फिर रिश्ते पामाल होते हैं, पेट में खाने गलत जाते हैं, किसको देखना है किसको नहीं। बेटियां हैं वो अदाकारों गुलूकारों के पोस्टर्स लगा लें अपनी प्रोफाइल्स पे और अपने दिल की तख्तियों पे, कोई फर्क नहीं। और वहां मंगेतर को भी अगर कह लीजिए कि शौहर वाले दर्जे मिल जाएं तो हलाल हराम के फर्क तो मिटेंगे ना। फिर अल्लाह सुबहाना तआला पर तवक्कुल खत्म हो जाता है। आज अमूमी तौर पे देखे तो उम्मत मुस्लिमा सो रही है, गफलत की नींद सो रही है। उठेंगे एक बार, उठाए जाएंगे कब्र में, और फिर कभी ना सोएंगे, ना जन्नती सोएंगे ना जहन्नमी सोएंगे। वहां खुशियों के साथ नहीं नींद आएगी, यहाँ गमों के साथ नींद नहीं आएगी। तो आज इस गफलत के पर्दे को चाक करने की जरूरत है, अल्लाह ताला हमें इसमें हिस्सा बना दे। काला रब्बी आलमुल कौल, पैगम्बर ने कहा मेरा परवरदिगार हर इस बात को जो जमीन और आसमान में है बखूबी जानता है, वो बहुत ही सुनने वाला और जानने वाला है। इतना ही नहीं बल्कि ये कहते हैं ये कुरान हैरान कुन ख्वाबों का मजमुआ है। आज भी लोग कुरान के असर को कम करने के लिए इसकी शान घटाने वाली बातें करते हैं। यानी नबी सल्लल्लाहु अलैहि वसल्लम से जब कुरान सुनते थे तो इस तरह की बेकार बातें करते थे, उसी का तذکرہ। इतना ही नहीं बल्कि ये कहते हैं कि ये कुरान हैरान कुन ख्वाबों का मजमुआ है, बल्कि इसने अस खुद इसे घड़ लिया, बल्कि ये शायर है। देखिए कितना तजाद है उनके अपनी बातों में। कभी कहते हैं अल्लाह के नबी शायर हैं, कभी कहते हैं नाउज बिल्ला खुद ही लिख लिख के हमें दिखा रहे हैं, और कभी कहते हैं ये ख्वाबों में बातें सुनते और आते हैं। यानी इससे उनकी फ्रस्ट्रेशन दिख रही है, वरना हमारे सामने ये कोई ऐसी निशानी लाते जैसे अगले पैगम्बर भेजे गए थे। इनसे पहले जितनी बस्तियां हमने उजाड़ी सब ईमान से खाली थी, तो क्या आप ये ईमान लाएंगे? यानी अल्लाह जिन बस्तियों को तबाह करता है उधर ईमान की एक चिंगारी भी नहीं रहती। तुझसे पहले भी जितने पैगंबर हमने भेजे सभी मरते, जिनकी तरफ हम वही उतारते थे, बस तुम अहले किताब से पूछ लो अगर खुद तुम्हें इल्म न हो। हमने इनके ऐसे जिस्म नहीं बनाए थे कि वो खाना न खाएं, और न वो हमेशा रहने वाले थे। हर दौर के लोगों की एक ही सोच है कि दीन वाला जिस्मानी जरूरतों से ऊपर होगा, ना खाएंगे ना पिएंगे ना घर होंगे ना बच्चे होंगे, बैठ के अल्लाह अल्लाह करते रहेंगे। तो याद रखिए हमारा दीन रहबानियत वाला दीन नहीं। फिर हमने इनसे किए हुए वादे सच्चे किए, इन्हें और जिन जिन को हमने चाहा निजात अता फरमाई, और हद से निकल जाने वालों को गारत कर दिया। आगे देखिएगा फी हिज़्रकुम, कान खोल लीजिए क्योंकि मैं अपना जिक्र बड़ा प्यारा होता है। किसी अखबार में मेरा नाम छप जाए हम खड़े हो जाते हैं, लोगों को दिखाते हैं। कोई कह दे कल रात आपका नाम लिया गया फलां टीवी पे किसी बड़े ने किसी मारूफ शख्स ने, तो हमारे कान खड़े हो जाते हैं। लेकिन अल्लाह का कलाम कई साल से आपको मुझे ये पैगाम देता है कि फी ही जिक्रुकुम, इसमें तुम्हारा ही जिक्र है, लेकिन हमें इसका एहसास ही नहीं है। तो अल्लाह ताला फरमाते हैं यकीनन हमने तुम्हारी जानिब किताब नाजिल फरमाई है जिसमें तुम्हारे लिए जिक्र किया, फिर भी तुम अक्ल नहीं रखते। और बहुत सी बस्ती हमने तबाह कर दी जो जालिम थी, और इनके बाद हमने दूसरी कौम को पैदा कर दिया। जब उन्होंने हमारे अजाब का एहसास कर लिया तो लगे इससे भागने। भाग दौड़ न करो, और जहाँ तुम्हें आसूदगी दी गई थी वहीं वापस लौटो और अपने मकानात की तरफ जाओ ताकि तुमसे सवाल तो कर लिया जाए। देखिए जिन घरों ने इनको अल्लाह के लिए निकलने से रोका वही घर इनके मकबरे बन गए। और जब फिर जिलसिला आता है, कोई और अजाब आता है और कोई पकड़ आती है, तो फिर अपने घरों से बाहर खुले मैदानों में आने लगते हैं। इन आयतों को पढ़ते हुए बिल्कुल जहन में ऐसा तसव्वुर आता है जो कभी टीवी की स्क्रीन पे देखा हुआ कि जिलसिला आया और लोग घरों से बाहर भागने लगे, और ऐसे वक्त में जो इंसान में हड़बूंग मचती है उसका जिक्र है। फलम हसुबा सना इजा मिनहा यरकुजून ला तरकुजू वर्जु इला मा उतरिफ तुम फी ही व मसाकिनी कुम लाअल्लकुम तुसअलून। देखिए डांट है ना, भाग दौड़ ना करो और जहां तुम्हें आसूदगी दी गई थी वहीं वापस लौटो। लग्जरियस होम्स उतरिफ तुम का लफ्ज अरबी में, और अपने मकानात की तरफ जाओ ताकि तुमसे सवाल तो कर लिया जाए। कहने लगे हाय हमारी खराबी, बेशक हम जालिम थे। फिर तो इनका यही कौल रहा यहाँ तक कि हमने इन्हें जड़ से कटी हुई खेती और बुझी हुई आग की तरह कर दिया। फिर सारा जोश खत्म, जालना हम हसीदन खामिदीन, बुझी हुई चिंगारियां बन गए ये लोग, जिंदगी की जरा सी भी रमक न रही इनके अंदर। तो याद रखिए कि गफलत में हद से गुजरने वालों का अंजाम, अल्लाह का अजाब आता है, वक्त गुजर चुका अब पछताने का क्या फायदा। अब पछताए क्या हो जब चिड़ियां चुग गई खेत। ये किताब जिसमें आपकी मेरी जिंदगी से लेकर मरने तक की बातें थी, इन सारी चीजों को अल्लाह ताला आपके सामने मेरे सामने पेश करता रहा, हमने खोला ही ना। हम फिक्शन पढ़ते रहे, हम साइंस पढ़ते रहे, हमने क्या क्या मजामीन अपनी बच्चियों को दिए जिसका न लेना न देना आपकी मेरी जिंदगी से, लेकिन पढ़ते रहे। कितनी किताबें पढ़ी जाती है, क्या फी ही जिक्रुकुम पढ़ते। आप देखिए कि कुरान पाक का टॉपिक अल इंसान है, ह्यूमन। तो जो चीज़ आपसे मेरे मुतल्लिक को, क्या हम उसको नहीं पढ़ेंगे? और इसको सिर्फ बरकत के लिए पढ़ेंगे? आज इंसानियत इसीलिए गाफिल है। जैसे ड्राइविंग करने वाला उस नोटबुक को लिए बगैर ड्राइविंग शुरू कर दे जिसमें इंस्ट्रक्शंस थी। एक मशीनरी खरीद के लाने वाला घर आते ही मशीन को धो धा के उसको 420 पे डाले और वो जल जाए, और वो कह दे कि जाओ भाई तुमने तो मशीन ही नहीं अच्छी बनाई, वो कहेगा कि आपने इंस्ट्रक्शंस नहीं पढ़ी थी, नहीं ये तो खोली भी नहीं। आज हम विदाउट इंस्ट्रक्शंस लाइफ को यूज कर रहे हैं। ते गाफिल इंसान जरा सोच तो सही, अ पर्पस ऑफ लाइफ, मकसद हयात सिखाया जा रहा है। वमा खलकना समा वल अर्द वमा बैनहुमा लाइबीन, हमने आसमान और जमीन और इनके दरमियान की चीजों को खेलते हुए नहीं बनाया। अगर हम यूं ही खेल तमाशे का इरादा करते तो इसे अपने पास ही बना लेते, अगर हम करने वाले ही होते। बल्कि हम सच को झूठ पर फेंक मारते हैं, बस सच झूठ का तोड़ होता है और वो इसी वक्त नाबूद यानी खत्म हो जाता है। तुम जो बातें बनाते हो वो तुम्हारे लिए बायसे खराबी हैं। सवाल पैदा होता है, कौन कहता है ये बात कि ये दुनिया खेल तमाशा है? आज देखिए मुशरिकाना माहौल में इस दुनिया को क्या कहते हैं, राम की लीला। आप जाके स्टोरीज पढ़िए जो आज फिल्मों के जरिए और ड्रामों के थ्रू और कंपेरेटिव रिलीजन के थ्रू हम जैसों तक पहुंचती हैं। बहुत सारे अध्ययन में दुनिया का तस्वुर यही है कि अल्लाह कह लीजिए, राम कह लीजिए, भगवान जो उनके गुमान है, हम तो इस पे कुछ भी बात नहीं कहते। वो कहते हैं वो खेल में बनाई, बैठे बैठे दुनिया बना दी, फिर अपना दिल बहलाने के लिए अपनी बीवी बना ली, फिर खेलते रहे, और जिस दिन दिल भर जाएगा वो एक लात मारेगा, दुनिया टूट जाएगी। जैसे बच्चे नहीं खेल खेल के उसके बाद एक दफा अपनी बसात उलटते हैं, क्या ये है जिंदगी? इसके लिए सूरज चांद सितारे सब कुछ बने, तो ये तो फिर बड़ी ही गफलत है। एक सवाल लिखिए खुद से, गफलत की वजूहात क्या होती है? इन सारी आयात को पढ़ने के बाद तो नोट कीजिएगा, नंबर एक, दुनिया को खेल तमाशा समझना। दिस लाइफ इज नॉट अ स्टेज, ये दुनिया कोई खेल तमाशे का स्टेज नहीं है, ये दुनिया कोई सिनेमा घर नहीं है, ये फन एंड फ्रॉलिक की प्लेस नहीं है, ये दुनिया आपके मेरे लिए कोई मीडिया रूम नहीं है कि हम यहाँ आ रहे हैं और एक्ट कर रहे हैं और मजे कर रहे हैं और लोगों को हंसा रुला रहे हैं और उठ के चले जाएंगे। एक बहुत संजीदा चीज है। आगे हम पढ़ेंगे कि ये तो एग्जामिनेशन हॉल है। तबारक अल्लज़ी बियदिहिल मुल्क वहुवा अला कुल्ली शयइन क़दीर अल्लज़ी खलक़ल मौत वल हयात लियब्लुवकुम अय्युकुम अहसनु अमला। तो हम इसको जब एग्जामिनेशन हॉल की बजाय एक पार्टी रूम समझते हैं तो फिर तो तमाशे ही है। आज का बहुत बड़ा बूथ याद रखिए, खेल तमाशा है, फन चाहिए। आज तो हमें दीन में भी फन चाहिए, खेलते खेलते सिखाओ इनको, वरना तो ये सीखेंगे ही नहीं। फिर इसी तरह मौत और क्यामत को भुला देना एक बहुत बड़ी वजह गफलत की, कुरान और सुन्नत से दूरी है, दुनिया का नशा लग गया, गुनाहों का नशा चढ़ गया, और सबसे बड़ी वजह ऑफकोर्स शैतान है जो अपने प्लान बड़े खूबसूरत तरीके से इम्प्लीमेंट करवा रहे हैं हम पर। ख्वाहिश परस्ती भी एक बहुत बड़ी वजह गफलत की, दीन से बेजारी और शकुक व शुबहात पैदा कर दिए गए और हम गाफिल पड़े सो रहे हैं। देखिए या तो हम सो रहे होते हैं तो या फिर खो रहे होते हैं, नतीजा ये कि हम रो रहे हैं, पूरी उम्मत रो रही है इस वक्त और इन गफलतों की सजा भुगत रही है। और दीन के मुकाबले में साइंस को खुदा माना हुआ है। चंद ऐसे फिगर एंड फैक्ट्स पढ़ लिए हैं जिसके बाद अब सर ही नहीं नीचे होता और उसी में रहते हैं। सवाल पैदा होता है कि हम गफलत की इतनी बात कर रहे हैं तो जरा सा देखें तो सही कि कभी गफलत अच्छी भी होती है। तो चंद चीजें देखिए, ये पूरी उस 4 डेज की सीरीज का निचोड़ आपके साथ शेयर करने लगी हूँ। देखिए गफलत की 2 किस्में होती हैं, एक होता है पसंदीदा गफलत और एक होती है नापसंदीदा गफलत। पसंदीदा गफलत क्या है ये हम पढ़ेंगे सूरत नूर में। हजरत आयशा भोली भाली थी, गाफिलातुल मोमिनातुन, भोले भाले गुनाहों से ना वाकिफ लोग, जिनको गुनाह का पता ही नहीं, यानी आप लिख लीजिए गुनाहों से गफलत वाले लोग। अल्लाह हमें, हमारी नस्लों को, हमारी बेटियों को, हमारे बेटों को ऐसा ही गाफिल कर दे कि इनको पता ही ना हो कि दुनिया किस भाव पे बिकती है। आज भी ऐसी सीधी सादी बच्चियां, उनको कुछ नहीं पता, ना उनको बहुत फैशन का पता है, ना डिजाइन का पता है, ना लड़के लड़कियों का पता है। और जब माँ ने बात की तो कहने लगी, मैंने इनको सिखाई नहीं है, मैं इनको हमेशा अपने उतरे हुए कपड़े देती थी, मैंने इनसे कभी पूछा ही नहीं कि क्या पहनूंगी। मैंने इनको कभी फिल्में नहीं दिखाई कि वहां से ये चीजें चूज करके मुझसे मांगे, मैंने सीधी सादी बच्चियां पाली हैं। और वो देख के लगता है आज के दौर में पढ़ी लिखी अच्छी खूबसूरत बच्चियां, दुनियावी पढ़ी लेकिन भोली बच्चियां, अल्लाह ऐसी बच्चियां बना दे हम सब की नस्लों को। फिर इसके बाद जो नापसंदीदा गफलत है ना, उसकी फिर आगे तीन किस्में हैं। एक होती है आरजी गफलत, मोमिन पे आ जाती है कभी कभी, कभी गफलत वाकई आती है, पर्दा आ जाता है दिल पर, लेकिन फौरन होश आता है, इंसान सीधा हो जाता है कि ये क्या हो गया मुझे, इतना सो गई, हाय पूरा दिन आज कुछ नहीं किया, बस थोड़ी देर औस बिला पड़ी और यही दुआ जा सिखाई, अल्लाह मैं औस भी कमिन गफला, ठीक हो जाता है। दूसरी होती है मुकर्रर गफलत। मुकर्रर क्या है? ये वही जो शायर को नहीं कहते मुकर्रर मुकर्रर, कर्रतन कहते हैं दोबारा आना, बलवन्न लना कर्रतन फन तबर्रो मिनहुम कमा तबर्रो मिन्ना। सूरत बकरा में दूसरे पारे के दूसरे रुकू में हम पढ़ के आए कि दुनिया से जाकर जो मुशरिक लोग हैं अपने पीरों को और जिनके ऊपर तकिया था अपने से बेजार देखेंगे तो कहेंगे अल्लाह एक बार हमें दुनिया में भेज, हम इनसे ऐसे गाफिल हो जाएंगे जैसे कि ये हमसे बने बैठे। वहां ये लफ्ज आया, लेकिन यहां मुराद है बार बार की गफलत, कंटिन्यूसली अगेन एंड अगेन। ये होते हैं गुनाहगार मुसलमान, इनका मामला अल्लाह ताला जानेगा, या दुनिया में ही इसलाह करेगा, तौबा की तौफीक देगा, या फिर एक डुबकी जहन्नुम की भी लग सकती है और अल्लाह कभी ना लगवाए किसी को। फिर आप देखिए तीसरी गफलत है, गफलत है तामा, तमाम मुकम्मल गफलत अंधेरों में। इसके अंदर या तो मुशरिक होता है या मुल्हित होता है, और मुल्हित कौन है? जो अल्लाह के वजूद का इनकार करने वाला। इनमें से किसी भी गफलत में जाना बहुत बड़ा खतरा है, एक लम्हे के लिए चले गए पता नहीं सारी जिंदगी की नेकियां ना जाया हो जाएं। तो अल्लाह ताला आपको मुझे अगली आयतों में फरिश्तों की मिसाल देते हैं कि जो कभी गाफिल ही नहीं हुए। तुम दुनिया में थोड़ी सी इबादत रमजान में क्या कर चुके, अब ईद के दिन तुमने फर्ज भी नहीं शायद पढ़ने। हालांकि वलहु मन फिस समावाति वल अर्दि वमन इंदहु ला यस्तकबिरून अन इबादतिही वला यस्तहसिरून। आसमान और जमीन में जो है इसी अल्लाह का है, और जिसके पास है वो इसकी इबादत से ना सरकशी करते हैं ना थकते हैं, वो दिन रात तस्बीह बयान करते हैं और जरा सी भी सुस्ती नहीं करते। क्या इन लोगों ने जमीन की मखलूकात में से जिन्हें माबूद बना रखा है वो जिंदा कर देते हैं? अगर आसमानों जमीन में सिवाय अल्लाह ताला के और भी माबूद होते तो ये दोनों दरहम बरहम हो जाते। जैसे एक गाड़ी के दो ड्राइवर नहीं चल सकते, इस तरह इस कायनात को चलाने वाले दो नहीं चल सकते। और यही असूल फितरत का है, किसी भी स्ट्रांग ऑर्गेनाइजेशन का रूल याद रखिए, दो की नहीं एक की इंस्ट्रक्शन चलेंगी, मशवरा सबसे लेकिन गाइडलाइन एक की। घर में शौहर और बीवी दोनों में कौन फिर इसमें आगे आएगा? सवाल हो सकता है आपसे, दोनों की राय के बाद बाप का फैसला सामने आएगा। माँ का रोल वजीर का है, सारे पीछे मामले फैसले बातें मशवरे माँ के चलते हैं, लेकिन इम्प्लीमेंटेशन बाप की जुबान से कराएगी ताकि बच्चे बोल ना सके। आज इसमें भी हम गाफिल हैं, अल्लाह ही हम पे रहम कर दे, किस किस गफलत का रोना रोए इंसान। बस अल्लाह ताला अर्श का रब है, हर उस वसफ से पाक है जो ये मुशरिक बयान करते हैं। वो अपने कामों के लिए किसी के आगे जवाब दे नहीं, और सब इसके आगे जवाब दे हैं कि इन लोगों ने अल्लाह के सिवा और माबूद बना रखे हैं। इनसे कह दो लाओ अपनी दलील पेश करो, ये है मेरे साथ वालों की किताब और मुझसे अगलों की दलील। बात यह है कि इनमें से अक्सर लोग हक को नहीं जानते, इसी वजह से मुंह मोड़े हुए हैं। सोचिएगा अक्सरियत हक शनास नहीं होती। आपसे पहले भी जो रसूल हमने भेजे उनकी तरफ यही वही नाजिल फरमाई कि मेरे सिवा कोई माबूदे बर हक नहीं, बस तुम सब मेरी ही इबादत करो। क्या पता चला? हर नबी ने इसी कलमे की दावत दी कि अन्नहु ला इलाहा इल्ला, हम क्या कहेंगे? अल्लाह, अल्लाह ताला जब खुद कहते तो इल्ला अना फाबुदनी, दो ही बातें हैं, अल्लाह को एक मान लो और इबादत सिर्फ उसी की कर लो, इसके बाद ही बात सारी समझ में आएगी। बहुत सारे लोग ऐसे होते हैं ना जो ला इलाहा इल्लल्लाह कर लेते हैं लेकिन इबादत के दर्जे पे नहीं पहुंच पाते, और कुछ सारी जिंदगी बातें कर करके खपते रहेंगे लेकिन कलमे में जोफ है, तो दोनों पे गौर व फिक्र की जरूरत है। वकालु तखज़ अर्रहमान वलदा, मुशरिक लोग कहते हैं कि रहमान औलाद रखता है, गलत है, इसकी जात पाक है बल्कि वो सब इसके बाइज्जत बंदे हैं। देखिए औलाद कमजोरी की अलामत होती है और अल्लाह ताला कमजोरी से पाक है। औलाद मजबूरी बन जाती है, औलाद पाँव की बेड़ियां बनती हैं, और अल्लाह इन सारी बातों से बेनियाज है, किसी बात में अल्लाह पर पेश दस्ती नहीं करते बल्कि इसके फरमान पर कारबंद है, यानी कोई काम खुद से नहीं कर लेते जब तक अल्लाह ताला की तरफ से उस काम का हुक्म ना जाए। वो इनके आगे पीछे के तमाम उमूर से वाकिफ है, वो किसी की भी सिफारिश नहीं करते बजुज इनके जिनसे अल्लाह ताला खुश हो, वो खुद हैबत इलाही से लर्जाओ तरसा है। नोट करें फरिश्तों की खूबियां, ان میں سے اگر کوئی بھی کہتے کہ اللہ کے سوا میں لائق عبادت ہوں تو ہم اسے دوزخ کی سزا دیں، ہم ظالموں کو اسی طرح سزا دیتے ہیں۔ تو آئیے دیکھیے ذرا فرشتوں کی کیا خوبیاں ہم اوپر سن کر آئے، ہر دم عبادت اور تسبیح کرتے ہیں۔ کیا میں اور آپ اس حالت میں رہ سکتے ہیں؟ ہاں رہ سکتے ہیں، کب؟ جب دل کی دھڑکنوں کو تسبیح کے دانوں کی طرح بنا لیں اور اپنے 5 لمبس کو اللہ کی رضا میں لگا دیں، بس۔ ورنہ سارا وقت نہ تو میں اور آپ مسلح پہ رہ سکتے اور نہ تسبیح ہاتھ میں ہوگی۔ بندہ مومن دنیا میں چلتا پھرتا اللہ کا ایک نمائندہ ہوتا ہے، اسی طرح فرشتے عبادت سے نہیں تھکتے اور نہ اکتاتے ہیں۔ کیا ہم تو نہیں تھک چکے؟ اب روز آ کے بیٹھ جاتے ہیں اس وقت، ہائے روز نکلیں گھر سے، نہیں اکتا تو نہیں جاتے پارے کینڈ پہ۔ میں جتنی فریش پارے کینڈ پہ ہوتی ہوں اتنی شروع میں نہیں ہوتی، فطری سی بات ہے، صبح اٹھتے ہی انسان تھوڑا سا کسل مندی کا شکار ہوتا ہے۔ تو عبادت کا ایک فائدہ یہ بھی ہوتا ہے کہ آپ فریش ہو جاتے ہیں، حکم عدولی اور نافرمانی نہیں کرتے، ڈس اوبیڈینس نہیں ہے فرشتوں کے مزاج میں، اور عبادت پر تکبر نہیں کرتے۔ اللہ کرے کہ ہمارے اندر بھی فرشتوں جیسی یہ خوبیاں آ جائیں۔ پھر آپ دیکھیے کہ اب آگے کچھ چیزیں کائنات کے حقائق سے متعلق ہیں، کچھ گزر گئیں کچھ آ بھی رہی ہیں، اس صورت میں آپ کو سائنس کا بہت تذکرہ ملے گا۔ تو دیکھ لیتے ہیں آیت 22-24 کے ان بٹوین اللہ کی پہچان کے جو ذرائع ہیں، یعنی میں اور آپ اللہ کو کیسے پہچانے۔ میں پیچھے آپ کو الگ سے لکھا بھی چکی ہوں، لیکن یہاں بایات کے ٹیکس کے ساتھ آپ کو زیادہ فائدہ ہوگا اس میں۔ تو آپ دیکھیے کہ پہلی چیز فطرت ہے جس پہ بچہ پیدا کیا جاتا ہے، اور اسی کو وعدہ الاس بھی کہہ لیجئے۔ پھر دوسری چیز جس سے آپ اور میں اللہ تعالیٰ کو پا سکتے ہیں وہ وحی الہی ہے، جو اس وقت بھی ہمارے ہاتھوں میں اللہ کے حکم سے۔ تیسری چیز عقل ہے، کسی کو کوئی کچھ نہ کہے لیکن اس کی عقل کائنات کتنے ڈسپلن کو، خوبصورتی کو دیکھ کر کہہ سکتی ہے بنانے والا کوئی ہے۔ اور چوتھی چیز کائنات میں پھیلی ہوئی نشانیاں، یہ ساری چیزیں آپ کو مجھے بتاتی ہیں کہ اللہ ہے۔ لیکن لوگ کیوں پھر اللہ سے دور ہیں؟ اس کے لیے آپ دیکھیے گا کہ رب العالمین کو ماننے کے اعتبار سے انسان مختلف گروہوں میں ڈھلتے ہیں۔ ایک سائڈ پہ تو مسلمان ہے، اس کو تو ہم ذرا سا اگر ایک سائڈ پہ کریں، لفظ کافر کیا ہے؟ بہت سارے لوگ اس لفظ سے اوفینڈ ہوتے ہیں، حالانکہ قرآن نے اس لفظ کو کیا یوز کیا، ایک سورت ہے سورت الکافرون کی۔ تو کافر دو قسم کے ہوتے ہیں، ایک ہوتے ہیں مشرک اور ایک ہوتے ہیں ملحد۔ مشرک کا مسئلہ شرک ہے، یعنی اللہ کو مانتے ہیں لیکن ساتھ کسی اور کو بھی مانتے ہیں، وہی اوپر والے اور دنیا والے کا تصور، اور ایک وہ اور باقی اس کے مددگار، اور سو آن، شرک کے بہت سارے رنگ ہیں۔ دوسری طرف ہوتے ملحد، ملحد ہوتے الحاد سے، لحد کہتے ہیں قبر کو، ایک سائڈ پہ ہو جانا۔ یہ کیا ہے کہ یہ اللہ کے وجود کا انکاری ہے۔ اس کے اندر پھر سب سے بڑی چیز تو دہریت ہے، جس کو دہریت کے نام سے آپ کہہ لیجئے کہ آج کے دور میں اس کو آپ ایتھیس کہیں گے، یا پھر ایگنوسٹزم ہے۔ ایگنوسٹک کون ہوتا ہے؟ جو مقصد حیات نہیں مانتا، وہ کہتا ہے بس ہم آئیں گے کھائیں پئیں گے چر چک جائیں گے، دیر از نو لائبلٹی اپون اس۔ یہ ہے یہ سارے مختلف قسم کے لوگ۔ ان سب کی باتوں کے لیے اب اللہ تعالیٰ آپ کو مجھے آیت 30 سے اللہ کی پہچان آیت کونیہ سے کرا رہے ہیں، یعنی اس کائنات پہ ذرا سا غور و فکر کر کے تو دیکھو کتنی خوبصورت کائنات ہے، اور اتنا ڈسپلن تو بغیر کسی چلانے والے کے چل نہیں سکتا۔ اسی لیے پیغام دیا گیا اولم یر الذین کفروا ان السماوات والارض کانتا رتقا، کیا کافر لوگوں نے یہ نہیں دیکھا کہ یہ سب آسمان و زمین باہم ملے ہوئے تھے، پھر ہم نے انہیں جدا کیا۔ اب یہ بگ بین تھیری ہو جائے یا اس کو جو مرضی آپ کہہ لیجیے آج کی زبان میں، اور پانی سے ہر زندہ چیز پیدا کی۔ دیکھیے یہ جن جن سائنٹسٹوں نے یہ باتیں سنی کہ یہ قرآن پاک میں آج سے کئی سال پہلے آ چکا کہ پانی سے ہر چیز پیدا ہوئی، جوڑوں میں ہے، کائنات پہلے ایک تھی پھر ایک بگ بین ہوا، وہ حیران رہ جاتے ہیں کہ یہ نبی صلی اللہ علیہ وسلم کو کیسے پتا چلا، اور ان میں سے اکثر پھر بعد میں ایمان بھی لے آتے ہیں۔ اور ہم نے زمین میں پہاڑ بنا دیے تاکہ وہ مخلوق کو ہلا نہ سکے، اور ہم نے اس میں کشادہ راہیں بنا دی تاکہ وہ ہدایت حاصل کریں، یہ راستے ہی نہ ہوتے تو کیا ہوتا؟ تو کیا سیکھا ان 31 آیات میں؟ قیامت کے نزدیک ہونے کو سمجھیے، لیکن لوگ اس سے غافل ہیں۔ پھر ہم نے دیکھا کہ نبی اکرم صلی اللہ علیہ وسلم اور دوسرے انبیاء کرام کا تمسخر اڑایا گیا، ان کا مذاق کیا گیا۔ علم کا سوال انسان کے ذہن میں جب آئے تو اس کا جواب لے کر مطمئن ہو جانا چاہیے، علم حاصل کرتے چاہیے، سارے جوابات ملتے جائیں گے۔ حد سے گزرنے والوں کا انجام بہت برا ہوتا ہے، یہ ہم نے دیکھا کہ کیسے جب قوموں کی پکڑ ہوتی ہے تو پھر ان کو کہا جاتا ہے کہ انہیں گھروں میں پڑے رہو جنہوں نے تمہیں روکا ہوا تھا۔ پھر قرآن میں ہمارا ہی ذکر ہے، فی ہی ذکرکم، اللہ ہمیں اپنے ہی ذکر کو سمجھنے پڑھنے والا بنا دے، اور اس کو پڑھ جائیں گے تو دنیا کی ہر کتاب پڑھ جائیں گے انشاءاللہ۔ اور باطل کمزور ہے اور حق غالب ہے. پھر کائنات کی کچھ اور خوبصورت چیزیں, وَجَعَلْنَا السَّمَاءَ سَقْفًا, آسمان کو محفوظ چھت بھی ہم ہی نے بنایا. آپ کو تو آسمان سے کتنی بلائیں ٹوٹتی ہیں ہر وقت, کتنی ریڈیئیشنز ہیں, لیکن اللہ نے جو 7 لیئرز بنا دی, یہاں سے چھن چھن کے چھلنی کی طرح آپ کے میرے پاس سورج چاند آتا. ورنہ اگر سیدھا آ جائے تو ایسے ہی ہے کہ جیسے چکن کو اون میں بالکل آگ کے نیچے رکھے, 5 منٹ میں جل کے راکھ ہو جائے گی. کتنی لیئرز میں اس کو چھپا کے کہیں ایلومینیم فائل میں اور کہیں اس کو دور کر کے رکھتے ہیں کہ یہ اچھی طرح گل بھی جائے اور پک بھی جائے. تو اللہ نے آپ کے میرے لیے اس کائنات میں یہ سب کچھ رکھا ہوا ہے, لیکن لوگ اس کی قدرت کے نمونوں پر دھیان نہیں دھرتے. آپ کے بچوں میں جس کو سائنس کا شوق ہونا یا اس کا سبجیکٹ سائنس ہو, اس کو سورۃ الانبیاء کا ترجمہ سنوائیے تو دیکھیے گا, حیران ہو جائیں گے کہ اچھا قرآن میں سائنس کی باتیں بھی ہیں. جی, وہی اللہ ہے جس نے رات اور دن سورج اور چاند کو پیدا کیا ہے, ان میں سے ہر ایک اپنے اپنے مدار میں تیرتے پھرتے ہیں. کیا فلوٹنگ ہو رہی ہے اس دنیا میں, سورج چاند اتنے بڑے ہیں لیکن کتنے فلو سے فلوٹ کر رہے ہیں. آپ سے پہلے کسی انسان کو بھی ہم نے ہمیش کی نہیں دی, کیا اگر آپ مر گئے تو وہ ہمیشہ کے لیے رہ جائیں گے؟ قرآن کہہ رہا ہے, یہ آیت ترجمہ ہے آپ کے سامنے, کسی انسان کو اس پہ ایک لفظ کہنے سننے کی ضرورت نہیں, کیونکہ وما جعلنا لبشر من قبلک الخلد افئن مت فہم الخالدون. مکہ والے اللہ کے نبی کے دنیا سے جانے کی دعائیں کرتے تھے, تو اللہ کہہ رہے ہیں اگر بالفرض ان کی بد دعاؤں سے آپ چلے بھی گئے تو کیا یہ ہمیشہ بیٹھے رہیں گے؟ تو یاد رکھیے, کل نفس ذائقت الموت, ہر نفس ہر جاندار موت کا ذائقہ چکھنے والا ہے. ہم بطریقہ امتحان تم میں سے ہر ایک کو برائی بھلائی میں مبتلا کرتے ہیں اور تم سب ہماری طرف لوٹائے جاؤ گے. چند سیکنڈ کے لیے اپنی موت کو سوچئے, وہ دن وہ وقت کون سا ہوگا جب میری موت آئے گی؟ اور حقیقت ہے کہ اس موت سے غفلت نہیں تو آج اس دنیا کے غموں میں ہمیں کھپا دیا تپا دیا, پریشان پریشان پھرتے ہیں. یہ منکرین تجھے جب دیکھتے ہیں تو تمہارا مذاق ہی اڑاتے ہیں, کیا یہی وہ ہے جو تمہارے معبودوں کا ذکر برائی سے کرتا ہے؟ مکہ میں اللہ کے نبی کو جو دین کے لیے باتیں سننا پڑتی تھی اس کا تذکرہ. ہمیں تو کسی نے کریزی نہ کہا آج تک, ہمیں تو کسی نے فینیٹک نہ کہا, کچھ نہ کہا. ہم پہلے ہی روتے رہتے ہیں, کیا کروں, سر پہ دوپٹہ لیتی ہوں, پھر کزنز کہتی ہیں تم بڑی لگتی ہو, یہ کیا نکاب شروع کر دیا, پہلے جو کرتی تھی وہی ٹھیک تھا. ہم تو اس سے بہت پیچھے پلٹ جاتے ہیں. اللہ کے نبیوں کے سامنے بٹھا کر ان کو کہا جاتا تھا یہ آپ ہمارے معبودوں کی باتیں کرتے ہیں, اور اللہ کہہ رہے نہیں نہیں وہ خود ہی رحمان کی یاد کے بالکل منکر ہے. یعنی وہی بات ہے کہ باتیں دنیا لے کرتے ہیں, تسلیاں دلا سے آسمانوں سے آتے ہیں. انسان جلد باز مخلوق ہے, میں تمہیں اپنی نشانی ابھی ابھی دکھاؤں گا, تم مجھ سے جلد بازی نہ کرو. اللہ کے نبی کو اس دین کے پہنچانے کے لیے بہت سی باتیں سننی پڑی. اور پھر جب اللہ کے نبی کا جانے کا وقت آیا تو آپ کی بیٹی نے آپ کو تکلیف میں دیکھا, کیسے؟ آئیے دیکھیے حدیث, سلسلہ تو صحیحہ کی روایت ہے 1780, انس رضی اللہ عنہ راوی ہیں. جب رسول اللہ صلی اللہ علیہ وسلم کو موت کی تکلیف محسوس ہوئی تو سیدہ فاطمہ رضی اللہ عنہ نے کہا ہائے تکلیف. رسول اللہ صلی اللہ علیہ وسلم نے یہ سن کر فرمایا میری پیاری بچی, تیرے باپ پر وہ غالب آنے والی ہے کہ قیامت کے دن تک پہنچانے کے لیے اللہ تعالیٰ ہر کسی کو اس میں مبتلا کرتا ہے. یعنی موت کے دروازے سے گزرے بغیر اللہ تعالیٰ سے ملاقات ہو نہیں سکتی, تو اس پہ غم کرنے کی ضرورت نہیں. اللہ تعالیٰ میں غفلت سے نکال کر آخرت کی فکر لگا دے. یاد رکھیے, کل نفس ذائقۃ الموت, نکرہ کا صیغہ ہے نفس. اس میں انسان بھی ہیں, جنات بھی ہیں, حیوانات بھی ہیں, حتیٰ کہ ملک الموت بھی آتا ہے. روایت میں یہاں تک آتا ہے کہ جب وہ اپنا کام کر چکا ہوگا اللہ تعالیٰ کے پاس آ کر کہیں گے اللہ تعالیٰ آپ نے مجھے جو ذمہ داری دی تھی میں نے پوری کر دی, اور یہ تب ہوگا جب قیامت وغیرہ قائم ہو چکی ہوگی. تو اللہ تعالیٰ کہیں گے اچھا سب کی جان لے لی, اب اپنی بھی جان لے, کیونکہ کل نفس ذائقۃ الموت. اصل بات کیا ہے, موت تو آنی ہے, اس سے تمہیں آپ بچ نہیں سکتے. روئیں دوئیں چیخیں چلائیں, وی آر ناٹ پریپیئرڈ, وی آر ناٹ ریڈی, ابھی میری بڑی ضرورت ہے, میرے بچے چھوٹے, میرے بچے بڑے, ان کی شادیاں قریب, یہ وہ کرتے رہیے, لیکن یہ یاد رکھیے کہ موت تو آنی ہے. ایک چھوٹا سا مشکل کام دیتی ہوں, اگر آپ ایکٹیویٹی کر لیں تو بہت ہی خوبصورت, ایک تو سبھی کر لیں گے تو کئی 100 ایکٹیویٹیاں بن جائیں گی, لیکن اس نفس کے نیچے اپنا نام لکھیے, ذرا ہمیں نہ بھیجیے, اپنے بس رکھیے یہ ایکٹیویٹی. کل نفس ذائقۃ الموت, نفس کے نیچے اپنا نام, میں اپنا بول دیتی ہوں, عفت ذائقۃ الموت, عفت موت کا ذائقہ چکھنے والی ہے. آپ میں موت سے بچ نہیں سکتے, इसमें हमने क्या सीखा कि हर शर और खैर फितना। आपको मुझे जो शर पहुंचता है ये भी एक आजमाइश है, और जो खैर खुशी मिलती है ये भी फितना है। हर बच्चा इम्तिहान का पर्चा, हर खुशी इम्तिहान का पर्चा, हर गम इम्तिहान का पर्चा। खुद को और दूसरों को गफलत से निकालना है। जिंदगी मोहलत अमल है और पलटना फिर अल्लाह की तरफ है। जिसको इसका यकीन आएगा उसकी जिंदगी के अंदाज बदल जाएंगे, जीने मरने के अंदाज बिल्कुल और होते हैं। इसीलिए तो मक्का वाले इस कॉन्सेप्ट को एक्सेप्ट करना नहीं चाहते थे, इसीलिए कहते थे वो यकूलूना मता हाजल वादु इन कुंतुम सादिकीन, कहते हैं अगर सच्चे हो तो बता दो कि ये वादा कब है। यानी मजाक करते थे, अच्छा क्यामत आनी है, अच्छा मौत कब होगा ये, काश ये काफिर जानते कि इस वक्त ना तो ये काफिर आग को अपने चेहरों से हटा सकेंगे और ना अपनी पीठों से, और ना इनकी मदद की जाएगी। हाँ हाँ वादे की घड़ी इनके पास अचानक आ जाएगी और इन्हें हक्का बक्का कर देगी, अनएक्सपेक्टेड थिंग। काफिर मौत के लिए तैयार नहीं होता, इसीलिए जब मौत आएगी उसको अचानक लगेगी। मोमिन तो पहले ही पोटली बांध के बैठा हुआ, उसको मौत के वक्त इतनी हैरत नहीं होती। फिर ना तो ये लोग इसे टाल सकेंगे और ना जरा सी भी मोहलत दिए जाएंगे। और आपसे पहले रसूलों के साथ भी हंसी मजाक किया गया, आपस हंसी करने वालों को ही इस चीज ने घेर लिया जिसकी वो हंसी उड़ाते थे। लोगों को मजाक सूझता है दीन की बात सुनकर। इनसे पूछिए कि रहमान के सिवा दिन और रात तुम्हारी हिफाजत कौन कर सकता है। बात यह है कि ये लोग अपने रब के जिक्र से फिरे हुए हैं। पीछे हमारा जिक्र था, यहाँ रब का जिक्र है। लोगों को कुछ भी अच्छा नहीं लगता। क्या हमारे सिवा इनके और भी माबूद हैं जो इन्हें मुसीबतों से बचा लें? पूछिए आज के दौर में एक दूसरे से। कोई भी खुद अपनी मदद की ताकत नहीं रखता और ना ही कोई हमारी तरफ से साथ दिया जाता है, बल्कि हमने इन्हें और इनके बाप दादाओं को जिंदगी के सरो सामान दिए, यहाँ तक कि इनकी मुद्दत उम्र गुजर गई। क्या वो नहीं देखते कि हम जमीन को इसके किनारों से घटाते चले आ रहे हैं? अब क्या वही गालिब हैं? जरा सा देखिएगा, रोजे क्यामत आजा की गवाही होगी। गफलत में पड़े लोगों की बड़ी भूल है कि हम इस दुनिया में हमेशा रहेंगे। जिनको कायनात की बेसुबाती समझ नहीं आती, इन्हें दुनिया की हर चीज में कशिश महसूस होती है। आज के बाद मेरा ख्याल है कि एक शॉपिंग की लिस्ट मुख्तसर हो जाएगी और हर चीज देखकर दम नहीं निकलेगा, और अरमान निकलेंगे मगर कम नहीं लगेंगे, वो बहुत लगेंगे। गफलतों के पर्दों में जीने वाला इंसान, हम कभी इंसानी जिंदगी की मुख्तलिफ हालतों को देख लेना तो बड़े घर से कब्र का सफर देखिए आपके सामने है। एक छोटा सा बेबी क्रॉलिंग से, फिर उठते हुए, फिर गिरते पड़ते, फिर चलते, फिर भागते, फिर स्कूल में जाते, फिर बड़े अच्छे तरीके से कॉलेज में जाते, और फिर उसके बाद सर पे डिग्रियां लेते, अपने हाथों में डिप्लोमे पकड़े हुए, फिर डॉलर्स की गठियां पकड़े हुए, और फिर दुनिया को तस्खीर करते हुए आखिर में फिर स्टिक पे आता है। फिर स्टिक जो है वो व्हीलचेयर में बदलती है, और व्हीलचेयर जिस घर के किनारे पे आकर रुकती है वो आपकी मेरी खबर है। ये है मेरी आपकी जिंदगी, इससे गाफिल हम। सोचिए तो सही, कितना बदनसीब है वो शख्स के जो इस दुनिया में इस गफलत के साथ जिए और एकदम अचानक कब्र का घड़ा उसके सामने आ जाए और वो उसमें गिर जाए। अल्लाह के नबी ने एक मिसाल भी दी कि इंसान की मिसाल उस लोमड़ी की तरह जिसने जमीन का कुछ कर्ज देना था और उससे भागती रही कि जमीन मुझसे कर्ज ना ले, और आखिर हांफते कांपते जब गिरी तो कब्र के घड़े में गिर गई, वो जमीन ही थी। तो सोचिए जरा, आज दिल को खाली करना है, उदास कीजिए दिल को। और हमने देखा है 44 में कि हम जमीन को उसके किनारों से घटाते हैं, इससे क्या मुराद है? इसको साइंटिफिकली भी बहुत डिटेल से समझा जा सकता है और स्पिरिचुअली भी। पहली बात है कि जमीन सिकुड़ रही है, ये साइंस कहती है, ठंडी हो रही है तो सिकुड़ रही है और जमीन पे पानी भर रहा है। और दूसरी तरफ देखें तो इस्लाम का फैलाव और कुफर की सरजमीनों का घटना है, यानी आज भी इस्लाम मोस्ट स्प्रेडिंग रिलीजन इन यूरोप है। तो दोनों तरह से इसकी तफसीर की जाती है। कह दीजिए कि मैं तुम्हें अल्लाह की वही के जरिए आगाह कर रहा हूँ, मगर बहरे लोग बात नहीं सुनते जबकि इनको आगाह किया जाए। अगर इन्हें तेरे रब के किसी अजाब का झोंका भी लग जाए तो पुकार उठें कि हाय हमारी बदबख्ती, यकीनन हम गुनाहगार थे। उस वक्त आंखों पे पड़े हुए गफलत के पर्दे चाक होने लगते हैं और क्यामत के दिन तो बिल्कुल ही खुल जाएंगे। क्या होगा? व नदाउल मवाजीन अल किस्त अल यौम अल कियामत फला तुज़लमु नफ्सुन शैया, قیامت کے دن ہم درمیان میں لا رکھیں گے ٹھیک ٹھیک تولنے والی ترازو کو، پھر کسی پر کچھ ظلم بھی نہ کیا جائے گا، اور اگر ایک رائی کے دانے کے برابر بھی عمل ہوگا ہم اسے لا حاضر کریں گے، اور ہم کافی ہیں حساب کرنے والے۔ یہ بالکل سچ ہے کہ ہم نے موسیٰ اور ہارون کو فیصلہ کرنے والی نورانی اور پرہیزگاروں کے لیے واعظ و نصیحت والی کتاب عطا فرمائی۔ اللہ کے حساب بڑے پکے ہیں۔ فلا تظلم نفس شیئا وان کان مثقال حبۃ من خردل اتینا بها وکفا بنا حاسبین۔ کتنے جملے ہیں ادھر، رک رک کے پڑھا کہ آپ گن لیں، لیکن بہت سارے لوگ اس سے غافل ہیں۔ تو یہاں تک تو سائنس کی باتیں تھیں اور اس کے ساتھ مرنے کے بعد اور قیامت کے آنے کے دلائل تھے۔ اب آگے دیکھیے گا انبیاء کرام اور ان کی دعائیں، کیونکہ سورت کا نام بھی تو انبیاء ہے۔ بہت ہی خوبصورت اور معروف دعائیں نمازوں میں بھی جو پڑھی جاتی ہیں ان کا ذکر ہے، اور انبیاء کرام یہاں رول ماڈل ہیں کس چیز کے، کہ غفلتوں سے نکلے ہوئے لوگ اس کائنات میں جو غافل نہیں ہو سکا کبھی اپنے مقصد سے، اپنے خالق سے، کریٹر سے، اور زندگی کے مقصد کو نبھانے سے، وہ انبیاء کرام تھے۔ تو فرمایا جو لوگ اس سارے معاملے میں ہیں بہترین وہ کون ہیں؟ الذین یخشون ربهم بالغیب وهم من الساعۃ مشفقون، وہ لوگ جو اپنے رب سے بن دیکھے خوف کھاتے ہیں اور قیامت کے تصور سے کانپتے رہتے ہیں۔ اور یہ نصیحت اور برکت والا قرآن بھی ہم نے نازل فرمایا، کیا پھر بھی تم اس کے منکر ہو؟ یقیناً ہم نے اس سے پہلے ابراہیم علیہ السلام کو ان کی سمجھ بوجھ بخشی تھی، اور ہم اس کے احوال سے بخوبی واقف تھے۔ یعنی تم اس نبی کے ساتھ اس طرح کے معاملات کرتے ہو، ان سے پہلے تو ایک اور بھی گزر چکا، اور مکہ والے تو خود ان کے ساتھ تعلق جوڑتے تھے۔ تو یہاں اللہ کے نبی کے دفاع میں ابراہیم علیہ السلام کی مثال دی گئی کہ تم ان کے ساتھ اپنا معاملہ ٹھیک کر لو، ورنہ حضرت ابراہیم سے اپنی نسبت جوڑنی چھوڑ دو۔ تم نے ابھی تک کیا دیکھا کہ کھیل تماشوں میں پڑھنے سے دل پہ غفلت آتی ہے؟ ہر جاندار کو موت کا مزہ چکھنا ہے، لیکن انسان بڑا جلد باز ہے، یعنی موت کے بعد کے لیے تیاری کرنے کی بجائے دنیا ہی میں رہتا ہے۔ اللہ تعالیٰ کی نصیحت سے عموماً انسان غفلت برتتے ہیں، اللہ تعالیٰ کے شریک ٹھہراتے ہیں، قیامت اور عذاب کے وعدے سے انکار کرتے ہیں۔ اور اب آگے انبیاء کرام میں حضرت موسیٰ اور ہارون کی باتیں بھی آئیں گی، تو کیا پتہ چلا کہ یہ انبیاء کرام آپ کے میرے لیے روشنی کے مینارے ہیں۔ یہ وہ لائٹ ہے جس کی روشنی میں جہاز چلتا ہے۔ آپ نے میں نے اپنی زندگیاں اگر انہی کے حساب سے گزار لی تو انشاءاللہ غفلت کے پردے تو چاک ہوں گے۔ یہاں سے حضرت ابراہیم اور ان کے خاندان اور خاص طور پہ والد کے ساتھ جو چپکلش تھی، جو کفر اور اسلام کے بیچ میں ایک جنگ ہوتی ہے، اس کا تذکرہ ہے۔ اور یہاں سے یہ بھی پتہ چلتا ہے کہ جب سچا دین دل میں آتا ہے تو انسان اپنے خاندان، برادری، دوستوں، گھر والوں میں خرابی دیکھ کر، غلطی دیکھ کر آرام سے نہیں بیٹھتا۔ اس قال علی ابی ہی و قومی ہی ماہا زہت تماثیل اللتی انتم لہا آکفون، جبکہ اس نے اپنے باپ سے اور اپنی قوم سے کہا یہ مورتیاں جن کے تم مجاور بنے بیٹھے ہو کیا ہیں؟ یعنی ان کو احساس دلایا گیا کہ ان کی حیثیت کیا ہے، ان کے ہاتھ میں ہے کیا، کیوں تم ان کے پیچھے اپنی زندگیاں ضائع کرتے ہو؟ سب نے جواب دیا ہم نے اپنے باپ دادا کو انہی کی عبادت کرتے ہوئے پایا۔ آبا پرستی کے نام پہ آج لوگ شرک کرتے ہیں عموماً۔ آج بھی بڑی لکھی نسلیں اس چیز سے بیزار ہو رہی ہیں، کیونکہ نہ یہ شرک عقل میں آتا ہے، نہ کسی دلیل اور لاجک میں آتا ہے۔ تو کہتے تھے باپ دادا کو کرتے دیکھا، اس لیے اب ہم ان سے پیچھے تو نہیں ہوں گے۔ آپ نے فرمایا پھر تم اور تمہارے باپ دادا سبھی یقیناً کھلی گمراہی میں مبتلا رہے۔ کہنے لگے کہ آپ ہمارے پاس سچ مچ حق لائے ہیں یا یوں ہی مذاق کر رہے ہیں؟ یعنی مشرک کو سچ بات یا دین کی بات مذاق لگتی ہے۔ آپ نے فرمایا نہیں، در حقیقت تم سب کا پروردگار تو وہ ہے جو آسمانوں اور زمین کا مالک ہے، جس نے انہیں پیدا کیا ہے، میں تو اسی بات کا گواہ اور قائل ہوں، اور اللہ کی قسم میں تمہارے ان معبودوں کے ساتھ جب تم علیحدہ پیٹ پھیر کر چل دو گے ایک چال چلوں گا۔ یعنی ڈھکے چھپے نہیں کہہ رہے، کھول کے کہہ رہے ہیں۔ بس اس نے سب کے ٹکڑے ٹکڑے کر دیے، ہاں صرف ایک بڑے بت کو چھوڑ دیا، یہ بھی اس لیے کہ وہ سب اسی کی طرف ہی لوٹیں۔ یعنی جب آ کر دیکھیں کہ باقی بت ٹوٹے ہوئے ہیں تو پوچھنے کے لیے اس بڑے کے پاس آئیں گے نا کہ تمہارے سامنے سب کو کون مار گیا، کس نے مارا، تم کیوں نہ کچھ کر سکے۔ یہ بھی ایک شعور کو بیدار کرنے والی بات تھی۔ کہنے لگے ہمارے خداؤں کے ساتھ یہ کس نے کیا؟ ایسا شخص تو یقیناً ظالموں میں سے ہے۔ بولے ہم نے ایک نوجوان کو ان کا تذکرہ کرتے ہوئے سنا تھا جسے ابراہیم علیہ السلام کہا جاتا ہے۔ دیکھیں ابراہیم علیہ السلام کی شہرت تو ہو ہی چکی تھی پہلے سے، اس لیے خیال انہی کی طرف گیا۔ सपने का अच्छा इसे मजमे में लोगों के सामने लाओ ताकि सब देखे। कहने लगे, इब्राहिम अलैहिस्सलाम, क्या तूने ही हमारे खुदाओं के साथ ये हरकत की है? आपने जवाब दिया, बल्कि इस काम को इनके बड़े ने किया। अब ये तौरिया था, यानी अल्लाह की तरफ भी निस्बत करते हैं और उनके शऊर दिलाने को कहते हैं, तुम अपने खुदाओं से पूछ लो अगर ये बोलते चलते हो। बस ये लोग अपने दिलों में कायल तो हो गए और कहने लगे, वाकई जालिम तो तुम ही हो। यानी कैसे ये मार सकते हैं, ये तो अपनी जगह से हिल नहीं सकते, नाक पे बैठी मक्खी ना हिलाएं, ये कैसे मारेंगे? तो याद रखिए, मुशरिक को बात समझ आ जाती है, ये भी बात याद रखिए। लेकिन फिर वो वक्त और माहौल और खानदान से टकराव ना करने की वजह से खामोश हो जाता है। फिर अपने सरों के बल औंधे हो गए और कहने लगे कि ये तुझे भी मालूम है ना कि ये बोलने चालने वाले नहीं है। अल्लाह के खलील ने इसी वक्त फरमाया, अफसोस तोफ, क्या तुम अल्लाह के अलावा इनकी इबादत करते हो जो ना तुम्हें कुछ भी नफा पहुंचा सके ना नुकसान? तुफ है तुम पर और इन पर जिनकी तुम अल्लाह के सिवा इबादत करते हो, क्या तुम्हें इतनी सी भी अकल नहीं? देखिए, क्या वाकई कहना चाहिए कि हथौड़े बरसाने वाले जुमले हैं। वाकई किसी के अंदर अगर जरा सी भी समझ बूझ हो ना, तो इन जुमलों को सुनकर शिर्क से तो तौबा कर ले और फिर तौफीक मांगे कि अल्लाह ताला मुझे अब तौफीक भी दे कि मैं अपने घर वालों के साथ और खानदान वालों के साथ इन चीजों को डिस्कस करूं और हम सब मिलकर अकल की बुनियाद पर फैसले करें। कपड़े तो बड़ों जैसे पहनती नहीं आज की बच्चियां। इवन देखिए, मुस्लिम को छोड़िए, नॉन मुस्लिम कल्चर में भी पहले दौर में बड़ी बाहया जिंदगी थी, बहुत ही रिश्तों का तकद्दस था, औरत और मर्द में बहुत डिस्टेंस होता था। लेकिन आज आप देखिए कि जैसे हम अपने मुसलमान बच्चों को बिगड़ता हुआ देखते हैं, इसी तरह गैर मुस्लिम भी अपने बच्चों पे कुढ़ते हैं। उनको भी समझ आती है कि हमारे बच्चे अब वैसे नहीं रह गए जैसे हम थे। तो अगर बैठ कर साथ रियायतें सुनाई जाए, बताई जाए, बात की जाए, तो क्या बड़ी बात है कि दिल का मालिक दिल को खोल दे। अब बात तो समझ आई, लेकिन अन्ना पे चोट तो पड़ गई ना कि हमारे बुत मारे गए और कुछ कर नहीं सके, तो फौरन इब्राहिम अलैहिस्सलाम के खिलाफ साजिशें करने लगे। क्या कहने लगे? कालु हर्रिकूहु वंसुरु आलिहतकुम इन कुंतुम फाइलीन। कहने लगे, इसे जला दो और अपने खुदाओं की मदद करो अगर तुम्हें कुछ करना ही है। नोट कीजिए, अल्लाह तो हमारी मदद करता है और मुशरिक अपने खुदाओं और अपने बड़ों की मदद करते हैं। हमने फरमा दिया, ये है फरमाने शाही जो उनकी उस सारी हरकतों और उन साजिशों के खिलाफ नाजिल हुआ जो उन्होंने इब्राहिम के खिलाफ की थी। क्या कुलना या नारु कूनी बर्दं वसलामा वसलामन अला इब्राहिम। हमने फरमाया, ए आग तू ठंडी पड़ जा और इब्राहिम अलैहिस्सलाम के लिए सलामती और आराम की चीज बन जा। उन्होंने इब्राहिम अलैहिस्सलाम का बुरा चाहा, लेकिन हमने इन्हें नाकाम बना दिया और हम इब्राहिम और लूत अलैहिस्सलाम को बचाकर इस जमीन की तरफ ले चले जिसमें हमने तमाम जहान वालों के लिए बरकत रखी थी। तो क्या देखा? बुत शिकनी। इब्राहिम अलैहिस्सलाम ने बुतों को तोड़ना शुरू किया, लोग उनके दुश्मन बन गए। और झूठे खुदाओं का अंजाम क्या होता है ये देख लीजिए। इसी तरह यहाँ पता चलता है कि गफलत और गुमराही में मुबतला लोग बात समझने के बावजूद भी चिढ़ में आ गए। उन्होंने तो क्या किया, वारा दुबी कई दन फजल ना हुमुलअक्सरीन। उन्होंने कुछ और सोचा, अल्लाह ने कुछ और किया। आग का ठंडा होना और सलामती वाला बन जाना ये अल्लाह का हुक्म था, ये नाफिस हुआ, सारी दुनिया की आगे ठंडी हो गई। और आग सिर्फ बर्द नहीं, सलामती। अगर सलामती का लफ्ज ना होता तो फिर आग इतनी ठंडी होती कि सर्दी से इब्राहिम अलैहिस्सलाम को कुछ होने लगता। जरा सा इस पे चंद सेकंड के लिए रुकिए, पढ़ते तो जाएंगे, ये बात अकल में आने वाली है। किसी को आग में डालें और गले ना, वो भुने ना वो जले ना। अब आप ना ये काम करिए कि रख दूं चूल्हे पे हंडिया को और नहीं जलेगी। मैंने ये आयत पढ़ दी 10 दफा, नऊज़ु बिल्ला। आज कुरान से यही बेकार चीजें हम लेते हैं। क्या ईमान था! इब्राहिम क्यों नहीं जले आग में? क्योंकि इब्राहिम में अल्लाह की मोहब्बत की आग इससे तेज थी। बंदे मोमिन के दिल में जो आग लगी होती है अल्लाह को जानकर, उसकी सच्चाई को जानकर, उसकी कुदरत पे यकीन रखते हुए, वो आग बड़ी तेज होती है। यही आग तो फिर हजरत बिलाल की चर्बी को भी पिघला देती थी। कुछ भी नहीं होता था, कोयलों में जलाए गए कुछ नहीं हुए गए, अंगारों पे लटाए गए कुछ नहीं हुए, कांटों पे घसीटे गए, क्योंकि अल्लाह की मोहब्बत में चूर शख्स बेहोश होता है, उसको होश ही नहीं होता। और इब्राहिम आग में डाले गए इम्तिहान था, कामयाब हुए। और हर कामयाबी के बाद रिजल्ट में कुछ चीजें इनाम में मिलती हैं। वो इनाम सुन लीजिए जो इब्राहिम को आग के टेस्ट में पास होने पे निकला। ونجيناه سليك ووهبنا له إسحاق ويعقوب نافلا وكلا جعلنا صالحين. اور ہم نے اسے اسحاق اور یعقوب اور اس پر مزید جے کہ ہر ایک کو صالح بنا دیا، اور ہم نے ان کو پیشوا بنا دیا کہ ہمارے حکم سے لوگوں کی راہبری کریں، اور ہم نے ان کی طرف نیک کاموں کے کرنے اور نمازوں کے قائم رکھنے اور زکوٰۃ دینے کی وحی کی، اور وہ سب ہمارے عبادت گزار بندے تھے. نوٹ کیجئے گا یہ جملے. ابراہیم علیہ السلام امتحان میں پاس ہوئے، اللہ نے بیٹے پھر پوتے پھر پڑپوتے یعنی نسل در نسل ان لوگوں کو نیکیوں پہ رکھا. آپ کے میرے لیے عمل کی بات ہے. ادھر نوٹ تو الحمدللہ آپ نے کر ہی لی ہوگی. آپ چاہتے ہیں نا کہ آپ کی نسلوں کی حفاظت ہو، اپنے پوتوں کا نام لکھیے، پھر ان کے بچوں کا، پھر ان کے بچوں کا. میں اور آپ چاہتے ہیں نا کہ ان کی مدد ہو، تو یہی کام کیجئے جو ابراہیم نے کیا. دیکھیے حق آ گیا، خاموش نہیں ہوئے، گھر والوں سے بات کی، باپ سے بات کی، خاندان سے بات کی، ساری حجتیں تمام کر کے ایک دن موقع دے کر جہاد بل لسان کرتے کرتے ہاتھ سے بھی کر دیا جہاد. حالات اور موقعوں کی بات ہے نا. اللہ نے ان کے تحفے میں ان کو یہ نسلیں دے دی. ہم کہتے ہیں بس دل میں گڑتے رہیں بیٹھ کے برائیوں کو اور ہمارے بچے عالم حافظ اور امام قعبہ بن جائے، ہو جائیں گے. اللہ کر سکتا ہے، لیکن اللہ تب کرتا ہے جب آپ بھی کوشش کرتے ہیں. اور اب حضرت ابراہیم کے بعد انہی کے رشتہ دار یعنی بھتیجے لوط علیہ السلام کا ذکر ہے. اور یہ وہ لوگ تھے کہ جنہوں نے اپنے اپنے دور کے نون فتنے کا مقابلہ کیا. اور لوط علیہ السلام کون تھے؟ ہم نے لوط علیہ السلام کو بھی حکم اور علم دیا اور اسے اس بستی سے نجات دی جہاں کے لوگ گندے کاموں میں مبتلا تھے، اور وہ تھے ہی بدترین گناہگار. اور ہم نے لوط علیہ السلام کو اپنی رحمت میں داخل کر لیا، بے شک وہ نیکوکار لوگوں میں سے تھا. اتنے برے لوگوں میں اپنا ایمان بچا لینے والا اللہ سے یہ ٹائٹل پا لیتا ہے کہ انہ من الصالحین. تذکرہ ہے بس لوط علیہ السلام کا ادھر. ہاں، کام کو تعامل الخبائث کہا گیا، خبیث کاموں والا کام. آپ دیکھیے کہ ایک لوطیت کا فعل آج کے آنے والے دور کا بہت بڑا جائنٹ فتنہ ہے، جو آج بھی چھوٹا نہیں ہے. آج تو اس کے لیے زمین ہموار کی گئی. میں اس وقت سے ڈرتی ہوں جب بائی لا لیگل کر دیا جائے گا اس کام کو، اگر نہیں کرو گے تو پکڑے جاؤ گے. دیکھیے سمجھیے گا کہ اس وقت مسلمانوں پہ مینورٹیز ہونے کی وجہ سے کئی سینکشنز ہیں، اس میں کئی جگہ آپ اسلام پہ عمل نہیں کر پاتے یا کئی چیزیں ہیں بیسکس پہ. آج ویسٹ کا ایک ایشو ہے شادی نہ کرنا، کیونکہ افورڈیبل نہیں رہی اور لائبلٹیز بہت. سیدھی سی بات ہے، جب آپ نے ہر چیز پہلے ہی الاؤ کر دی تو شادی کی کشش بھی ختم ہو گئی. وہ کہتے ہیں کہ حضرت آج لیگلی پیپرز میں لکھا ہے، آپ نارویجین لینگویج سیکھیے، آپ کو وہ جو کچھ اپنے کلچر کے نام پہ گند پڑھاتے ہیں اللہ کی بنا کس قسم کی فیملی. اور وہ سب بچوں کے ذہن شروع سے بنا دیتا ہے، اگر آپ چاہیں تو شادی کر کے فیملی بنا لیں، چاہے شادی کے بغیر بنا لیں، آپ چاہے تو عورت کے ساتھ فیملی بنا لیں، چاہے تو مرد کے ساتھ. یہ بڑے خاموش طریقے سے سویٹ پوائزن آپ کی نسلوں کو دیا جا رہا ہے. مجھے خوف آتا ہے اس وقت سے. یہ بات لکھ کر کہیں ڈال دیجئے، اور اللہ نہ کرے کبھی یہ بات ہوئی تو آپ کو اس بات کا یقین آئے گا کہ کل کے لاز جو بننے والے ہیں ان کنٹریز کے، وہاں یہ چیزیں پہلے ایکسپیکٹ کیا پھر ایکسیپٹ کیا کہ ایکسیپٹ کرو ہوموسیکشوالٹی کو، کل بائی لا آپ پہ فورس کی جائے گی. کل کے دور کے مسلمانوں نے یہ نہیں کہنا کہ مسلمان بڑے نیرو مائنڈیڈ ہیں، یہ داڑیاں رکھتے ہیں، یعنی بڑی بڑی باتیں جو آج کے دور میں آپ کو ان ناموں کے ساتھ ملتی ہیں یہ نہیں ہوگی. کل یوگی کتنے ریجڈ ہیں، صرف لڑکی ہی ڈھونڈتے ہیں اپنے بیٹے کے لیے، لڑکے سے نہیں شادی کرتے. آج کا بچہ ماں باپ سے بات کرتے ہوئے شاید یہ جملے بولتا ہوگا، ماں آپ ایسے کیوں کہتی ہیں، مجھے وہ لڑکی پسند ہے، میں اسے شادی کیوں نہ کروں، آپ کیوں مجھے فورس کرتی ہیں. ہاں کل کا بچہ ہو سکتا ہے یہ بول رہا ہوگا کہ ماما آپ کیوں اتنی ریجڈ ہیں کہ ایک لڑکی سے شادی پہ مجبور کر رہی ہیں، میں تو لڑکے سے شادی کرنے والا ہوں. اور یہ باتیں دور نہیں ہیں. اللہ تعالیٰ آپ کی میری نسلوں کی اصلاح کر دے. غفلت کے پردوں سے نکلی اگر اپنی ان نسلوں کو پاک صاف رکھنا ہے، ورنہ تو وہ قومیں کی قومیں ختم ہو گئی. ایسا ہی درد رکھنے والا ایک اور نبی، ونوحا اذ نادا من قبل فاستجبنا له. نوح علیہ السلام کے اس وقت کو یاد کیجیے جبکہ اس نے اس سے پہلے دعا کی، ہم نے ان کی دعا قبول فرمائی اور اسے اور اس کے گھر والوں کو بڑے کرب سے نجات دی. اور جو لوگ ہماری آیتوں کو جھٹلا رہے تھے ان کے مقابلے میں ہم نے ان کی مدد کی، یقیناً وہ برے لوگ تھے، بس ہم نے ان سب کو ڈبو دیا. حضرت نوح علیہ السلام کا دور، مجھے ایسے لگتا ہے کہ آج کے دور سے اگر ریلیٹ کرے نا، جب سیلاب اور طوفان آیا ہوگا اور تھما ہوگا تو پوری دنیا سے صرف 80+ یا 80- کچھ لوگ بچے، پوری دنیا ختم کر دی گئی. کیا اللہ تعالیٰ آج بھی اپنی اسی قدرت کا اظہار نہیں کرتے دکھ رہے؟ سوچنے کی بات ہے. ان اللہ علی کل شیء قدیر. اس کے بعد دو اور انبیاء کرام جو باپ بیٹے بھی تھے اور بہت ترقی اور عروج کی دلیل تھے، وہ داؤد و سلیمان، اور داؤد علیہ السلام اور سلیمان علیہ السلام کو یاد کیجئے جبکہ وہ کھیت کے معاملے میں فیصلہ کر رہے تھے کہ کچھ لوگوں کی بکریاں رات کو اس میں چر گئی تھیں اور ان کے فیصلے میں ہم موجود تھے، ہم نے ان کا صحیح فیصلہ سلیمان کو سجھا دیا علیہ السلام، ہاں ہر ایک کو ہم نے حکم اور علم دے رکھا تھا، اور داؤد کے تابے ہم نے پہاڑ کر دیے تھے جو تصویح کرتے تھے، اور پرندے بھی ہم کرنے والے ہی تھے، یعنی بظاہر لگتا تھا کہ وہ کر رہے ہیں لیکن پیچھے سے ہم کرتے تھے، اور اللہ ہی ہر کام کو کرتا ہے، ہم نے اسے تمہارے لیے لباس بنانے کی کاریگری سکھائی تاکہ لڑائی کے ضرر سے تمہارا بچاؤ ہو، کیا تم شکر گزار بنو گے؟ آپ اور میں جواب دیجئے وَحَلَن تُمْ شَاكِرُونَ، تو کہیں گے جی اللہ تعالیٰ ہم شکر گزار بننا چاہتے ہیں، ہم نے تند و تیز ہوا کو سلیمان علیہ السلام کے تابع کر دیا، دنیاوی ترقی کی دلیل کہ مسلمان دنیاوی ترقیاں کر سکتا، یہ نہ سوچئے کہ کوئی نہیں کر سکتا، جو اس کے فرمان سے زمین کی طرف چلتی تھی جہاں ہم نے برکت دے رکھی تھی، اور ہم ہر چیز سے باخبر اور دانا ہیں، اسی طرح سے بہت سے شیاطین بھی ہم نے ان کے تابع کیے تھے جو اس کے فرمان سے غوطے لگاتے تھے، اور اس کے سوا بھی بہت سے کام کرتے تھے، ان کے نگہبان ہم ہی تھے، کیا پتا چلا کہ اسلام کے ساتھ دنیاوی ترقی بھی چل سکتی ہے، حضرت داؤد اور سلیمان علیہ السلام اس کا سمبل ہے، اور اس دور کی جو ایجادات تھی وہ تو آج تک نہ ہو سکی، ابھی تو انسان اڑنا نہیں شروع کیا اور ابھی تو وہ سارے بڑے بڑے کام نہ ہوئے، تو اس سے یہ بھی ایک ہمارے ذہنوں سے خیال نکالا گیا کہ یہ نہیں مطلب کہ تم آخرت میں لگ جاؤ گے تو تمہاری دنیا بگڑ جائے گی، اللہ دین دنیا کا بہترین طور پہ تمہیں ایک سمبل بنا دے تو تم دنیا میں بھی ترقیاں کرو گے اور آخرت میں بھی تمہیں ہی ترقی کرنی ہے، تو یہ نعمتیں دیے ہوئے لوگ تھے، اب ایک شخص کا ذکر ہے جس کو نعمت دی اور پھر اس سے کچھ وقت کے لیے چھین لی، وہی یو بس نا ربہ انی مسنی ادرو انت ارحم الراحمین، ایوب علیہ السلام کی اس حالت کو یاد کرو جب کس نے اپنے پروردگار کو پکارا کہ مجھے یہ بیماری لگ گئی ہے اور تو رحم کرنے والوں سے زیادہ رحم کرنے والا ہے، دیکھیے گا ان دونوں انبیاء کرام کا تقابل، اور پیچھے ہم نے آیت پڑھی تھی کہ ہم تمہیں اچھے اور برے حالات میں آزمائیں گے، یہ ایک فتنہ ہوتا ہے، یہاں اب اس کی عملی تصویریں دو آپ نے میں نے دیکھی، ایک طرف داؤد اور سلیمان علیہ السلام، اللہ نے ان کو نعمتیں دے کر آزمایا، یہ کامیاب ہوئے، شکر ادا کیا، اس کے برعکس ایوب علیہ السلام بھی اللہ کے بہت چنے ہوئے نبی ہیں، بہت کچھ تھا، مال اولاد بیٹے گھر، لیکن صبر بہت کرتے تھے، شیطان نے کہا لو صبر کیوں نہ کرے، شکر کیوں نہ کرے، سب کچھ ہے، ایک ایک کر کے اللہ نے نعمتیں چھین لی، وقتی طور پہ ان کا ذکر آگے سے لگ بھی آئے گا انشاءاللہ تو ہم پڑھیں گے، تو ان کو اللہ نے نعمتیں دیں لیکن لے کر واپس اور آزمایا، انہوں نے صبر کیا، تو پھر آپ سے مجھ سے کیا مطلوب ہے، ان دونوں شخصیات کو سامنے رکھیے، ہم سے مطلوب کیا کہ اچھے حالات آ جائیں تو شکر کیجئے، برے حالات آ جائیں تو صبر کیجئے، اور اچھا اور برا دونوں بدل جائے گا آپ کے تعلق باللہ میں، نہ شکر میں نعمتوں میں، یعنی اچھے حالات میں نعمتوں میں شادیوں میں رب کو بھولیے، اور نہ غموں میں بھولیے، نہ ڈپریشن میں جائیے اور نہ آپے سے باہر ہو جائیں، تو پھر اللہ تعالیٰ کیا کرتے ہیں، وہی کرتے ہیں جو یہاں ہوا، فاستجبنا لہ فکشفنا ما بہ من ضر، تو ہم نے ان کی سن لی اور جو دکھ انہیں تھا وہ اسے دور کر دیا، اور ان کو اہل و عیال عطا فرمائے، بلکہ ان کے ساتھ ویسے ہی اور، یعنی جو لیے تھے اس سے اور زیادہ دے دیے اپنی خاص مہربانی سے، تاکہ سچے بندوں کے لیے سبب نصیحت ہو، اور اسماعیل اور ادریس اور ذوالکفل علیہم السلام یہ سب صابر لوگ تھے، ہم نے انہیں اپنی رحمت میں داخل کر لیا، یہ سب لوگ نیک تھے، کیسے پیار سے اللہ ذکر کرتے ہیں، سورۃ الانبیاء کا یہ والا حصہ جو ہم پڑھ رہے ہیں، میں اس کو جب بھی پڑھوں تو مجھے ایسے لگتا ہے کہ کوئی البم کے صفحے کھول کھول کے دکھا رہا ہے، بعض ماؤں کی عادت ہوتی ہے نا، خاص طور پہ پردیس میں بیٹھے ہوئے بچوں کے لیے، یہ میرا فلاں ہے، یہ اس کی بیوی ہے، یہ اس کے بچے ہیں، یہ دیکھو کتنے بڑے ہو گئے ہیں، ماؤں کا دل بچوں میں اٹکا رہتا ہے، اور خاص طور پہ وہ بچہ جو دور رہتا ہے وہ اصل میں ماں کے دل میں رہتا ہے، لیکن اللہ تعالیٰ کے لیے کوئی مثال نہیں، لیکن اللہ تعالیٰ کو اپنے نبیوں سے پیار بہت تھا، اس کو مان لیجئے، اور کیوں نہ ہو، جو آپ کے مشن کے راہی ہوں، جس چیز میں آپ اپنی تن من دھن لگا کر بیٹھے ہوں اسی میں اگر کوئی دوسرا آ کر لگ جائے تو کیا آپ اس کے لیے دعائیں نہیں کریں گے، کیا آپ کے دل میں اس کے لیے کوئی محبت کے جذبے ٹھاٹھے مارتے ہوئے نہیں ہوں گے، یاد رکھیے دعائیں لینے اور دینے کا ذریعہ بنے، کس طریقے سے، کیا آپ وہی کام کریں، اسی مشن کے راہی بن جائیں جس میں کوئی دوسرا گیا، آج میری آپ کی زندگی میں جب اللہ کے نبیوں वाले हालात नहीं रहते, जब हम उनके मिशन के राही नहीं बनते, तो उसका नुकसान क्या होता है? ये आप और मैं देख सकते हैं कि उम्मते मुस्लिमा का आज मिशन कुछ और है। वो तो शादियां और घर बनाने और सजाने संवारने हैं, एक खास हद तक इसी दुनिया के काम, इसी दुनिया के मामलात हैं, लेकिन इसके बरक्स अल्लाह के नबियों की जिंदगियां कितनी मुख्तलिफ थीं। और यहाँ ये भी देखिए कि कितनी मुख्तलिफ जिंदगियां गुजारने वाले वो जिंदगियां गुजार कर चले गए, लेकिन आज तक उनके नाम बाकी हैं। क्या मैं और आप अपने लिए ये नहीं चाहते? क्या मरें आज मरें कल दूसरा दिन वाली कैफियत आप और मैं अपने लिए चाहते हैं? हम नहीं चाहते ये कुछ। तो इसके लिए फिर आज ही उठिए और वो काम कीजिए जो अम्बिया कराम ने किया। अब आगे आ रही है वो खूबसूरत दुआ जिसको आप और मैं आयत करीमा कहते हैं, और नबी का नाम कितने प्यार से अल्लाह ताला लेते हैं। वजन नूनी जख़ब मुगादिबा, मछली वाले यानी यूनुस अलैहिस्सलाम को याद करो जबकि वो गुस्से से चल दिए और ख्याल किया कि हम इसे ना पकड़ सकेंगे। फिर आखिर वो अंधेरों के अंदर से पुकार उठे कि इलाही तेरे सिवा कोई माबूद नहीं, तू पाक है, बेशक मैं जालिमों में हो गया। तो हमने उनकी पुकार सुन ली और उसे गम से निजात दी, और हम ईमान वालों को इसी तरह बचा लिया करते हैं। ये है जी आयत करीमा, ला इलाहा इल्ला अंता सुभानक इन्नी कुंतु मिनज़ ज़ालिमीन। मछली के पेट में लॉकडाउन थे, वहां यूनुस अलैहिस्सलाम ने अल्लाह ताला की अलूहियत का जिक्र किया, आपके एक होने का जिक्र किया, बल्कि अपने गुनाहों पे इस्तग़फार भी की, अल्लाह की पाकी भी बयान की। आज उम्मत मुस्लिमा भी इस लॉकडाउन में है और दीगर फितनों में इज्तमाई इस्तग़फार की जरूरत है। जितना ज्यादा आप और मैं इन चीजों पर गौर व फिक्र करेंगे उतना फायदा होगा। इस वक्त थोड़ा सा गौर करते हैं इस लफ्ज पे कि जिसमें अल्लाह ने आपको मुझे भी खुशखबरियां सुनाई कि ये मामला कि मछली के पेट से यूनुस को निकालने का, ये सिर्फ यूनुस के लिए नहीं था बल्कि वकजालिक नुंजिल मोमिनीन। तो थोड़ी सी गाइडलाइन ले लीजिए कि आज मोमिनों को आयत करीमे से कैसे फायदा होता है। कुछ लोग बिल्कुल एक्सट्रीम पे जाकर कहते हैं कि ये बिल्कुल नहीं पढ़ना, ये बड़ा गर्म है, ये बड़ा जलाली है, और पढ़ना भी है तो फिर पानी में तस्बीह रख कर अंधेरा करके तस्वुर में अपने आप को मछली के पेट में रखो। और कुछ ने इसको इतना मुश्किल कर दिया कि 10-15 सहेलियों को बुलाओ, फिर खाने बनाओ, पकौड़े बनाओ, जलेबियां बनाओ, और पता नहीं क्या कुछ, दही बड़े और समोसे, फिर पढ़ो और फिर 1,25,000 पढ़ो। देखिए ये दोनों एक्सट्रीम्स हैं। सोचिए तो से हजरत यूनुस अलैहिस्सलाम अचानक मछली के पेट में गए थे, ये सारी प्रेपरेशन करने का तो उनके पास ना वक्त था ना मौका था, और ना आज आपको मुझे जरूरत है। अल्लाह ताला कह रहे हैं कि जैसे मैंने यूनुस अलैहिस्सलाम को मछली के पेट के अंधेरों से इसको पढ़ने से निकाल दिया, आज भी इंसानों में कोई भी सही और अकीदा शख्स, हलाल हराम का पाबंद शख्स इसको पढ़ेगा तो मैं उसको भी निकालूंगा। कोई गिनती, कोई तकल्लुफ, ये कुछ करने की जरूरत नहीं, क्योंकि फिर तो बेचारे गरीब लोग इसको पढ़ ही ना सके। जो पिज्जा अफोर्ड नहीं कर सकता, जो दही बड़े नहीं बना सकता, जो 25-30 लोगों को घर में बुलाकर सजा संवार कर खिला नहीं सकता, वो तो बेचारा महरूम रह गया। और एक शख्स किसी जंगल में अकेला फंसा हुआ है, वो कैसे दूसरों को बुलाए? तो असल बात यह कि जब आपको मुझे अपने गम याद आए, और गमों में सबसे बड़ा गम जो एक मोमिन को लगना चाहिए वो गुनाहों का गम होना चाहिए। गुनाह करने वाला बिल्कुल ऐसे ही अपने आप को महसूस करता है कि सिराते मुस्तकीम से भटक रहा हूं, इधर उधर जा रहा हूं, मुझे तो जाना जन्नत की तरफ था, मैं तो जहन्नम की तरफ मुंह करके बैठ गया। जो ही ख्याल आता है इंसान बेचैन होता है, इसी बेचैनी का नाम है तौबा और इस्तिग़फ़ार। ला इलाहा इल्ला अंता, कोई तकलीफ आए कहा करे अल्लाह तू पाक है, तू मेरे ऊपर ये तकलीफ जो लाया है ये मेरे ही किसी गुनाह की बात हो सकती है। इन्नी कुंतु मिनज़ ज़ालिमीन। और आप देखें कि इन्नी कुंतु वाहिद का सीगा है, मैं जालिम हूं। हम क्या पढ़ रहे होते हैं इन्ना कुन्ना ज़ालिमून, यानी इतना कुछ इसमें हम गलत तरीके से देखते हैं कि ग्रामेटिक की गलतियां। मसलन चंद दोस्तें बैठकर पढ़ती हैं आपके कहने पे, अब वो तो पढ़ रही हैं ला इलाहा इल्ला अंता, तर्जुमा देख लीजिए, नहीं है कोई ला मगर तू ही, सुबहाना का पाक है तू, इन्नी कुंतु मिन ज़ालिमीन। मसलन हम देखिए कि एक सिस्टर है फातिमा, उन्होंने अपने घर में आयशा, खतीजा और कह लीजिए कि बरीरा को बुलाया। अब ये तीन बैठकर पढ़ रही हैं कि फातिमा पे जो तकलीफ आई है वो दूर हो जाए, तो हम उसके इजाले के लिए आयत करीमा पढ़ रहे हैं। तर्जमा क्या है? ए अल्लाह, नहीं है कोई इला मगर तू ही, पाक है तू, बेशक मैं जालिम हूं। ये कौन कह रही है? ये बरीरा कह रही है, खदीजा कह रही है, आयशा कह रही है। उनको तो कहना चाहिए ना कि फातिमा जालिम है, उसने कोई गलती की है तो हुआ, ये तो हमारे कॉन्सेप्ट ही नहीं है कि वमा साबकुम मिन मुसीबत इल्ला बिमा कसबत अयदीकुम। तो याद रखिए, पढ़े लिखे और बगैर पढ़े लिखे किसी नेकी करने में यही फर्क होता है। वो तो बेचारियां अपने आप को कह रही हैं मैं साली मोहल्ला की तकलीफ तो दोस्त पे आई हुई है, तो इस तरह करना कराना ये सिर्फ रस्मी रिवाज ही है, तकल्लुफ है। आप देखिए अमूमन लोग इसको 1,25,000 दफा पढ़ते हैं, लिख कर देखिएगा 1,25,000। पूरे कुरान पाक की आयतें देखिए तो 6,000+ आयतें हैं। ऊपर के लफ्जों को काट भी दीजिएगा, 6,000 को जब आप डिवाइड करते हैं 1,25,000 में, कितने कुरान पढ़ने से बड़ा ये वजीफा है जो लोग शुरू करते हैं। तभी तो संभलता नहीं, फिर उसको दे, उसके घर भेज, उसके घर भेज। क्या ऐसे करते हैं आप? क्या अल्लाह ताला के अंबिया कराम ने ऐसे किया था? यूनुस अलैहि सलाम ने मछली के पेट में क्या ये सारा कुछ किया होगा? नहीं किया। असल बात है कि ये एहसास कि मैं अल्लाह का हुक्म मिलने से पहले निकल आया हूँ, ये था मेरा जुर्म। मुझे भी थोड़ा सा इंतजार करना चाहिए था, अभी एकदम मैंने क्यों कौम को कह दिया जबकि अल्लाह ने नहीं कहा था। यानी ये सिंबल है इस बात का कि अल्लाह की गाइडलाइन के साथ साथ चलो, जिंदगी गुजारो, और अल्लाह का नबी ही क्यों ना हो, अगर वो भी अल्लाह के हुक्म से जरा इधर से उधर काम कर ले तो नेकी का काम भी गलत होता है। कैसे दरिया में जब लोगों ने उनको फेंका और अल्लाह ने मछली को दूर से भेजा और वो यूनुस को निगल गई, और दांत नहीं लगाया मछली ने, ये किसने बताया? उस रब ने सिखाया जिसका यूनुस था। आप देखे कि आता है एक रिवायत में, तफसीर इब्ने कसीर खोलकर देख लीजिए, कि अल्लाह ने मछली को वही की थी कि तूने यूनस के गोश्त को नहीं खाना, ना ही इसकी हड्डी को नुकसान पहुंचाना है, क्योंकि यूनस तेरे लिए रिस्क नहीं बल्कि तेरा पेट इसके लिए महज कैद खाना है। ये कोरोना, ये लॉकडाउन आपको जरा सा भी टच नहीं करेगा इंशाल्लाह। जैसे अभी तक अल्लाह ने बचाया, आगे भी अल्लाह बचाएगा, शर्त एक है कि ला इलाहा इल्ला अंता सुभानका इन्नी कुंतु मिनज़्ज़ालिमीन। और आप देखिए कि यूनुस अलैहिस्सलाम जब इस आजमाइश से पूरे उतरे वापस गए, अल्लाह ने फिर 1,00,000 से ज्यादा लोगों को इनका हमनवा बना दिया। ये आजमाइशों में अल्लाह इसीलिए डालता है कि जरा से आप निकले, और इनको नून कहते भी इसीलिए, मछली से है ना, और निगलने की बात है कि उसने उसको निगल लिया था। तो बात यह है कि आपने मैंने चीजों को रस्म से नहीं करना, दिल के अंदर एहसास लाइए, महसूस कीजिए कि अल्लाह वाकई में भी अंधेरों में हूं। गम का अंधेरा, रात का अंधेरा, समंदर का अंधेरा, मछली के पेट का अंधेरा था, इसी तरह आपको भी कई गम है, कभी बच्चे का गम है, कहीं ये बहन भाइयों की तरफ से कोई परेशानी है, कोई मुल्क की हालात है, कोई माली परेशानी है, कभी कभी शौहर के साथ अनबन के मामले, उस वक्त अकेले में बैठ जाए, कोई तकल्लुफ कोई प्रोटोकॉल नहीं चाहिए। और उस वक्त पहले अल्लाह ताला की वाहदानियत को सोचें कि अल्लाह आप तो हर नक्स से पाक है, हर ऐप से पाक है, फिर अपने आप को लीजिए इन्नी कुंतु मिनज़्ज़ालिमीन, मैं जालिम हूँ। और याद रखिए इंसान जुल्म जो करता है ना, वो दो तीन किस्म का होता है, एक तो अल्लाह और इंसान के बीच में जुल्म आ जाता है शिर्क, कभी कभी इंसान अपने और लोगों के बीच में जुल्म करता है यानी हकूक़ुल इबाद पूरे नहीं करता, इसी तरह कभी कभी इंसान अपने नफ्स पे ही जुल्म करता है, जालिमुल लिनफ्स की कैफियत। इन तीनों को अपने याद कीजिए, अल्लाह के मामलों में क्या कमी बेशी रहती है मुझसे, नमाज रोजा कैसा है, बंदों में तो नहीं किसी के साथ हक तलफी की, ससुराल से ताल्लुक ठीक है, ये सोचिए, और उसके बाद अपने आप को अल्लाह के सामने ऐसे बिछा दीजिए, इंशाल्लाह आपको उस तकलीफ से ऐसे ही निकाल देगा जैसे कि यूनुस अलैहिस्सलाम को निकाला। कभी अपने आप को शर्मिंदा ना करवाएं दोस्तों के बीच में, बड़ों के बीच में, और जब शऊर के साथ ये पढ़ेंगे तो अल्लाह ताला आपकी मदद करेगा। फिर आप देखिए इसमें ला इलाहा इल्लल्लाह तहलील कहते हैं, तस्बीह है सुभानका, और अपने गुनाहों का इकरार है इन्नी कुंतु मिनज़्ज़ालिमीन। जब आप इस यकीन के साथ अल्लाह के साथ दुख सुख करेंगे तो अल्लाह तो आपसे बहुत मोहब्बत करते हैं, मछली के पेट से बड़े गम तो नहीं है ना मेरे आपके पास, वहां तो सांस नहीं ले सके इंसान, घुटन कितनी हो। और हजरत यूनुस ने वहां पुकारा तो सुनी गई, कहां से आसमानों पे फरिश्तों ने आवाज सुन के कहा कि ये आवाज जानी पहचानी है, वो अच्छा ये यूनुस है। अल्लाह के नबी ने फरमाया जो बंदा खुशी के दिनों में अल्लाह को याद रखता है अल्लाह गम में उसकी जल्दी सुनता है। तो गमों का इंतजार मत कीजिए इस आयत करीमे को पढ़ने के लिए, आप इसको पहले से ही पढ़ते रहिए, सुनते रहिए, जितना ज्यादा आप सुनेंगे पढ़ेंगे पहले से, अल्लाह आने वाली तकलीफों से ही आपको बचा लेगा। हमारे असलाफ इसको दुआउल कर्ब कहा करते थे, ये कर्ब वाले की दुआ, तकलीफ है उठते बैठते पढ़िए, अल्लाह तू मुझे माफ कर दे, अल्लाह मेरे ऊपर ना डालना किसी भी किस्म के। तो आप देखिए कि मांगा कुछ नहीं है, पहले अल्लाह ताला की अलूहियत का जिक्र, फिर उसके पाकी का जिक्र, और उसके बाद अपने जालिम होने की बात या अपने से जुल्म होने की बात है। तो दुआएं हमारे कल्चर में तो एक लंबी चौड़ी लिस्ट होती है, हालांकि अरबी जुबान में दुआ की अमूमन दो किस्में होती हैं, एक को दुआएं सना कहते हैं जिसमें सिर्फ अल्लाह की तारीफें हैं, यहां भी यही दिख रहा है, ऊपर भी देख लीजिए सूरह यूब की दुआ, क्या कहा, रब्बहु अन्नी मस्सनी यद्दुर व अंत अरहमुर राहिमीन, कुछ नहीं कहा कि मेरी बीमारी दूर कर। तो ये दुआए सना होती है और अम्बिया कराम की दुआएं अमूमन दुआए सना ही होती हैं। इसके अलावा जो दुआएं आप और मैं मांगते हैं वो दुआए तलब होती है, दरख्वास्त होती है, अल्लाह ये दे दे तो वो दे दे। वो एक ग्रोसरी स्टोर की लिस्ट की तरह लंबी भी हो जाए तो कोई हर्ज की बात नहीं, शर्त एक है कि कमाले तौहीद आपके दिल में हो, कमाले पाकीज़गी और गुनाहों का एतराफ़, बस ला इलाहा इल्ला अंता सुभानक इन्नी कुंतु मिनज़ ज़ालिमीन। फिर आप देखिए कि ये वसीले बनाए हैं इन्होंने, हम दूसरों के वसीले लेते हैं, हालांकि इसमें आप देखें तो चार चीज़ों का वसीला बनाया, अल्लाह की तौहीद का वसीला, उसको हर ऐब और नक्श से पाक करने का वसीला, अपनी अबूदियत का इकरार और अपनी गलतियों का एतराफ। ये बेहतरीन वसीले हैं, इनके जरिए जितना मर्जी मांगिए अल्लाह ताला आपको जरूर देंगे, और अल्लाह ताला आपको मुझे तौहीद की उस सारी किस्मों को पढ़ने सुनने समझने की तौफीक दे कि जो वाकई बहुत कमजोर है, और अल्लाह ताला हम पे रहम फरमाए। अब इस शऊर से पढ़िए, ला इलाहा इल्ला अंता सुभानका इन्नी कुंतु मिनज़ ज़ालिमीन। और ए अल्लाह, सब सुनने वाले जितने भी साथी हैं इस वक्त, उनके गम दूर कर दे, बीमारियों से बचा ले, परेशानियों से बचा ले, तकलीफों से बचा ले। या अल्लाह, तो इन पर रहम कर, इनके बच्चों के गम दूर कर दे, इनके बच्चों के बेहतरीन मामले कर दे, बिगड़े मामलों की सलाह कर दे। कुरान की महफिलों में दुआएं भी किया करें और कराया करें, क्योंकि इसके साथ भी अल्लाह की रहमतें आती हैं। अब एक ऐसे नबी का जिक्र है कि जो बुढ़ापे के होने को आ गए लेकिन अभी औलाद की नेमत से महरूम है। आयत 89, वज़करिय्या इज़ नादा रब्बहु रब्बी ला तज़रनी फ़र्दं व अंता खैरुल वारिसीन। और ज़करिया अलैहिस्सलाम को याद करो जब उसने अपने रब से दुआ की है, मेरे परवरदिगार मुझे तनहा न छोड़, तू सबसे बेहतर वारिस है। अम्बिया किराम आपको मुझे दुआएं मांगना भी सिखा रहे हैं। हर नबी ब्राहे रास्त अल्लाह से मांग रहा, कोई रब मोहम्मद तक नहीं कह रहा सल्लल्लाहु अलैहि वसल्लम को, रब नू नहीं कह रहा, रब इब्राहिम नहीं कह रहा, क्योंकि आपका अपना ताल्लुक जितना गहरा होता है आपकी दुआ में उतना ही असर होता है। उन्होंने मांगी, रब ने क्या जवाब दिया, फस्तजबना लहू, हमने उसकी दुआ कबूल फरमा कर इसे यहया अलैहिस्सलाम अता फरमाए और इनकी बीवी को इनके लिए दुरुस्त कर दिया। ये बुजुर्ग लोग नेक कामों की तरफ चलती करते थे और हमें लालच तमा और डर खौफ से पुकारते थे और हमारे सामने आजिज़ी करने वाले थे। और वो पाक दामन बीबी जिसने अपनी इस्मत की हिफाजत की, हमने इसके अंदर अपनी रूह से फूंक दी और खुद इन्हें और इनके बेटे को तमाम जहान के लिए निशानी बना दिया। यानी बीबी मरियम की बात है। तो क्या पता चला कि नेकियों में दौड़ कीजिए, यानी अल्लाह के नबियों की कहानियां हकीकत में रोशनी के मीनारे हैं। आपको मुझे अम्बिया कराम के इन किस्सों को पढ़ने के बाद खुद से क्या कहना कि क्या मैंने ये चंद बातें समझ ली हैं। पहली बात, एक एक हर पैगंबर ने बराह रास्त अल्लाह को पुकारा और अल्लाह की मदद भी आई। हजरत नूह को कुफार से निजात मिली, हजरत दाऊद और सुलेमान को अल्लाह ताला ने नेमते दी लेकिन वो नहीं भटके, हजरत अय्यूब पर अल्लाह ताला का लुत्फ व करम हुआ कि सब कुछ दोबारा मिल गया, और हजरत इस्माइल इदरीस पर अल्लाह की नेमतें। तो ये बेहतरीन गिरोह है जिसके साथ एक इंसान अपना ताल्लुक महसूस करे। तो इसीलिए अब आगे फरमाया, ये तुम्हारी उम्मत है जो हकीकत में एक ही उम्मत है, मैं तुम सब का परवरदिगार हूँ, बस तुम मेरी ही इबादत करो। मगर लोगों ने आपस में अपने दीन में फिरके बंदियां कर ली, सब के सब हमारी ही तरफ लौटने वाले हैं। तो दौरे फितन में हमसे क्या मतलूब है, अगर अम्बिया कराम के इन किस्सों के खात्मे पे और अब सूरत भी खात्मे की तरफ माइल है कि अब हम अपने अमल को देखें तो क्या करें, यानी मैं क्या करूं, अपना नाम लिखिए, मैं क्या करूं। पहली बात है कि नेकी के कामों में भाग दौड़ कीजिए। हजरत जकरिया और उनकी बीवी के लिए अल्लाह ने दिया ये जुमला और फिर उनको औलाद भी मिली। अगर अल्लाह ने औलाद नहीं दी ना, कोई जिम्मेदारियां कम है तो आप अल्लाह के कामों की जिम्मेदारियां ले लीजिए, क्या फर्क पड़ता है। फिर इसी तरह अल्लाह के आगे झुकना और इबादत करना, ये हमसे मतलूब है। और खौफ और रग़बत के साथ रब से दुआएं मांगिए। और सबसे बड़ी बात है, फिरका वारियत से बचिए। जब ये सब कुछ करेंगे तो क्या मिलेगा, इसका जवाब है आयत 94 और आगे, अफमैया अमल मिनस सालिहात। फिर जो भी नेक अमल करे और वो मोमिन भी हो तो इसकी कोशिश की नाकदरी या बेकदरी नहीं की जाएगी, हम तो इसके लिखने वाले हैं। यानी तुम भी जो करोगे अल्लाह उसकी भी कदर करेगा। और जिस बस्ती को हमने हलाक कर दी, इस पर लाजिम है कि वहां के लोग पलट कर नहीं आएंगे, यहां तक के याजूज माजूज खोल दिए जाएंगे और वो हर बुलंदी से दौड़ते हुए आएंगे। अल्लाह अकबर कबीरा, पीछे पढ़ चुके याजूज माजूज के बारे में कि किस तरीके से ये कितना बड़ा फितना होगा जो उस दौर में आएगा। अल्लाह ताला आपको मुझे उससे बचा के रखे। आप देखिए कि ज़ैनब बिनते जहश कहती है हदीस 7135 है बुखारी में कि अल्लाह के नबी इनके पास घबराहट की हालत में दाखिल हुए और कहने लगे, तबाही है अरबों के लिए इस बुराई से जो करीब आ चुकी है। आज याजूज माजूज की दीवार में इतना सुराख हो गया और आपने अपने अंगूठे और इसके साथ वाली उंगली का हल्का बनाया, यानी ऐसे जैसे गोल सा करके दिखाया। ज़ैनब कहती हैं कि मैंने कहा, अल्लाह के रसूल, क्या हमें हलाक कर दिया जाएगा हालांकि हम में सालेह लोग हैं? तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, हाँ, जब बुराई ज्यादा हो जाएगी तो अल्लाह ताला हमें हलाकत से बचाए और सच्चा वादा करीब आ लगेगा। इस वक्त काफिरों की निगाहें फटी की फटी रह जाएंगी कि हाय अफसोस, हम इस हाल से गाफिल थे, बल्कि फिल वाक़े हम कसूरवार थे। तुम और अल्लाह के सिवा जिनकी तुम इबादत करते हो, सब दोजख का ईंधन बनोगे, तुम सब दोजख में जाने वाले हो। अगर ये सच्चे माबूद होते तो जहन्नुम में दाखिल ना होते और सब के सब इसी में हमेशा रहने वाले हैं। हमेशा का लॉकडाउन, कैद खाना है जहन्नुम। क्या हालात होंगे वहां के, वो वहां चिल्ला रहे होंगे, वहां कुछ भी ना सुन सकेंगे। जहन्नुम में कितना शोर होगा, आप इसे एक आयत पे गौर फिक्र करते हुए जरा महसूस कर सकते हैं। लहुम फीहा ज़फ़ीरुन वहुम फीहा ला यस्मऊन, जिसको आप कहते हैं ना कि कान बड़ी आवाज सुनाई नहीं देगी, गधे की जो चीखो पुकार है ना, शहीक और जफीक उसकी तरफ इशारा है, ज़फ़ीर। अलबत्ता बेशक जिनके लिए हमारी तरफ से नेकी पहले ही ठहर चुकी है वो सब जहन्नम से दूर ही रखे जाएंगे। अल्लाह तो हमारे लिए भी यही लिख ले। वो तो दोजख की आहट तक न सुन सकेंगे और अपनी मन भाती चीजों में हमेशा रहने वाले होंगे। बताइए कौन सा इंजाम अच्छा, ये 4 दिन की जन्नत जो असल में जन्नत नहीं, बन भी जाए तो दिल का सुकून नहीं है, खुशी नहीं, इस दुनिया को एंजॉय नहीं कर पाता इंसान, इतना कमजोर है, या फिर वो जन्नत के जहां दूर से कभी कोई हल्की सी घबराहट भी नहीं होगी, वो बड़ी घबराहट भी इन्हें गमगीन न कर सकेगी और फरिश्ते इन्हें हाथों हाथ लेंगे वेलकमिंग स्टाइल, कि यही तुम्हारा वो दिन है जिसका तुम वादा दिए जाते रहे। मोमिन के दुनिया के जाने का वक्त बड़ा खूबसूरत होगा। जैसे नई दुल्हन आती है तो हर बंदा उसको कहता है, इट्स योर डे, आज के दिन को हम तुम्हारे नाम करते हैं। इस तरह मोमिन दुनिया से जाता है, फरिश्ते हाथों हाथ लेते हैं, ततलक्काहुमुल मलाइका, हाजा यौमुकुमुल लजी कुंतुम तूअदून। शर्त यह कि दुनिया में इसके लिए तैयारियां की हों। जिस दिन हम आसमान को यूं लपेट लेंगे जैसे तमार में और आग लपेट दिए जाते हैं, जैसे कि हमने पहली दफा पैदाइश की थी इसी तरह दोबारा करेंगे, ये हमारे जिम्मे वादा है और हम इसे जरूर करके ही रहेंगे। अल्लाह अकबर, कैसे वक्त गुजरा। अब सूरत का ततिमा है और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को रहमतुल्लिल आलमीन साबित किया जा रहा है। आप नोट कीजिए कुरान पाक का अंदाज, जिस सूरत में भी अम्बिया कराम की कहानियां और कसस अम्बिया का अंदाज होता है ना, उसके आखिरी रुकू में अल्लाह के नबी को मुखातिब किया जाता है। ये बिल्कुल ऐसे है कि बच्चे को चोट लगती है ना, तो माँ उसको कहानी सुनाती है और पूरी कहानी सुना के कहती है, देखा बेटा आपने क्या सीखा। मक्का के ये वो दौर की सूरतें हैं जब बहुत आपके ऊपर प्रेशर था, गम दुख तकलीफ, तो अल्लाह ताला फिर पिछले अम्बिया के ही बातें सुनाकर कहते हैं, देखो ना, तुमसे पहले ने भी तो ये सहा वो सहा, और फिर आखिर में जैसे कहानी खत्म करने के बाद जो सुन रहा होता है उसको मुखातिब किया जाता है, वही अंदाज आपको मुझे इसमें देखेगा। आइए देखते हैं। वमारसलना कल्ला रहमतल्लिल आलमीन का लकब पाने वाली हस्ती जो हमारे प्यारे नबी थे, अल्लाह ताला उनको ये सब कुछ बताकर क्या फरमाते हैं। वलकत कतबना फिज़्ज़बूर मिन बादे ज़िक्र, हम ज़बूर में पिंदो नसीहत के बाद ये लिख चुके हैं कि जमीन के वारिस मेरे नेक बंदे ही होंगे। इबादत गुजार बंदों के लिए तो इसमें बड़ा पैगाम है और हमने आपको तमाम जहान वालों के लिए रहमत बनाकर भेजा है। कह दीजिए, मेरे पास तो बस वही की जाती है, तुम सब का माबूद एक ही है, फिर क्या तुम सरे इताअत झुकाते हो? आप और मैं भी कह दें, जी अल्लाह ताला, हम पूरी कोशिश कर रहे हैं कि हम आपके आगे सर झुका दें, क्योंकि वक्त सिर्फ दुनिया का है। अब देखिए कि आयत 103 में हमने फिर क्यामत और मौत तक मोहलत की बात देखी, तो ये एक फितना है, किस बात का कि अमल कर लो। क्यामत और मौत तक की जो मोहलत है ना, ये असल में मोहलत अमल है, आज है कल नहीं होगी। करना क्या है? अल्लाह के वादों पे एतबार। अल्लाह का वादा क्या है? गलबा इस्लाम होगा इस दुनिया में और जमीन के वारिस नेक लोग बनेंगे। और ये होगा और इसके सारे रास्ते खुल चुके हैं। हमसे मतलूब क्या है कि सालेह बनकर लोगों को गफलत से जगाओ और गलबा इस्लाम में अपना हिस्सा डाल दो। बस जिस पैगाम में अल्लाह के नबी ने जिंदगी लगा दी, तुम भी उसी में लगा दो। लेकिन सब इस दावत पे लब्बैक नहीं कहते, तो फरमाया, फिर अगर ये मुंह मोड़ लें तो कह दीजिए कि मैंने तुम्हें यकसां तौर पर खबरदार कर दिया है, मुझे इल्म नहीं कि जिसका वादा तुमसे किया जा रहा है वो करीब है या दूर। अलबत्ता अल्लाह ताला तो खुली और जाहिर बात को भी जानता है और जो तुम छुपाते हो उसको भी जानता है। मुझे इसका भी इल्म नहीं, मुमकिन है ये तुम्हारी आजमाइश हो और एक मुकर्रर वक्त तक का फायदा पहुंचाना हो। खुद नबी ने कहा, ऐ रब, इंसाफ के साथ फैसला फरमा, और हमारा रब बड़ा मेहरबान है जिससे मदद तलब की जाती है इन बातों पर जो तुम बयान करते हो। क्या पता चला कि तौहीद के रास्ते से इनहिराफ का बुरा अंजाम होता है। खुदा परस्त मवाहिदों का अजर बहुत ज्यादा है, यानी एक अल्लाह को मानिए, तौहीद के तकाजे पूरे कीजिए, बेहिसाब अजर मिलेगा। पैगंबर की तौहीदी तालीमात दुनिया वालों पर रहमत है और खास तौर पे सूरत कैन पे पैगंबर के मुखालिफिन को वॉर्न किया जा रहा है कि देखो इसके साथ अल्लाह है, अब तुम सोच के जरा इसके साथ मामला करना। तो बड़ी खूबसूरत सूरत जो अपने नाम की तरह हसीन सूरत थी पूरी हुई। अगली सूरत हज है और हज फाइव पिलर्स ऑफ इस्लाम में से एक पिलर है। कुरान पाक में हज नाम की तो सूरत आ गई, रोजे नाम की कोई सूरत नहीं, नमाज नाम की कोई सूरत नहीं, तो यकीनन फिर हज के लफ्ज में और इस इबादत के बीच में बहुत कुछ होगा। आइए अभी देखते हैं, अभी पता लग जाएगा कि आखिर सूरत हज के नाम पर ये सूरत क्यों है। सूरत नंबर 22 और टोटल 78 आयात है। बिस्मिल्लाहिर्रहमानिर्रहीम, या अय्युहन्नास उत्तकू रब्बकुम इन्न ज़लज़लतस्साअति शय्युन अज़ीम, यौम तरौनहा तज़हलु कुल्लु मुर्दियतिन अम्मा अर्दअत وتدعو كل ذات حمل حملها وترى الناس سكارى وما هم بسكارى ولكن عذاب الله شديد। लोगो, अपने परवरदिगार से डरो, बिला शुबा क्यामत का सिलसिला बहुत बड़ी चीज है। जिस दिन तुम इसे देख लोगे, हर दूध पिलाने वाली अपने दूध पीते बच्चे को भूल जाएगी और तमाम हमल वालियों के हमल गिर जाएंगे, और तू देखेगा कि लोग मदहोश दिखाई देंगे, हालांकि दर हकीकत वो मतवाले न होंगे, लेकिन अल्लाह का अजाब बड़ा सख्त है। क्या पता चला, क़यामत के जिक्र से सूरत शुरू हुई और सूरत का नाम हज है, तो आप वजह समझिए हज में और क़यामत में बहुत सारी मुमासलत है। बस आप देखिए कि हज करने वाला जब घर से निकलता है तो अपने सब कपड़े, बाल बच्चे, घर बार पीछे छोड़ देता है। इसी तरह जब मेरी आपकी मौत आएगी तो हम सबको छोड़ जाएंगे, चाहे कि रोएं यहां से। फिर आप देखिए कि खूबसूरत हसीन ब्रांडेड कपड़े उतार कर सफेद चादरें पहना ली जाती हैं हाजी को एहराम के नाम पे। इसी तरह दुनिया से जाते वक्त हमें कफन उड़ा दिया जाएगा। हज पे जाने वालों को भी अक्सर लोग छोड़ने एयरपोर्ट तक जाते हैं, फूल डालते हैं और वापस आ जाते हैं। फिर एक जगह आती है पैसेंजर्स ओनली, कोई आगे नहीं जा सकता। इसी तरह जब आप मैं दुनिया से जाने लगेंगे तो लोग हमें नला धुला के कफन पहनाएंगे और कुछ प्यारे कब्रिस्तान तक जाएंगे, कुछ फूल डालकर वापिस आ जाएंगे, कोई एक भी साथ कब्र में अंदर नहीं जाएगा। बाकी मराहिल आप खुद देख लीजिए। हज असल में फिक्र आखरत लगाता है, याद आखरत है। एक हज कर लीजिए इस नीयत से कि अल्लाह आखरत का फिक्र लग जाए, और दुआ करते अल्लाह हम सबको इस साल हज नसीब कर, और अगर थोड़े ही लोग आएंगे तो और भी वीआईपी हज होगा। अब तो वही लोग हज करेंगे इंशाल्लाह कि जिनको यकीन है इस बात का कि अल्लाह ने हमें जो मोहलत दी है ये इसलिए कि हम अपने फर्ज को पूरा कर सकें। आगे देखिएगा, वमई युजादिलु फिल्लाहि बिगैर इल्म, बगैर इल्म के बहसें और झगड़े करने वालों का जिक्र आ रहा है 3 में। बस लोग अल्लाह के बारे में बातें बनाते हैं वो भी बेइल्मी के साथ, और हर सर को शैतान की पैरवी करते हैं। दुआ कीजिए इल्म के बगैर बातें ना करने वाला बनाए। बड़ा खतरनाक है वो शख्स बगैर इल्म लिए अल्लाह की बातें करने लग जाए। जिस पर कज़ा इलाही लिख दी गई है कि जो कोई इसकी रिफाकत करेगा वो इसे गुमराह कर देगा और इसे आग के अज़ाब की तरफ ले जाएगा। कितना महरूम है ऐसा शख्स। लोगो, अगर तुम्हें मरने के बाद जी उठने में शक है तो सोचो, वहां मक्का वालों को भी शक था ना, वो तो मुंह से बोलते थे कोई नहीं है ही हाथ, बड़ा दूर है, बड़ा दूर है। आज मुसलमान अमल से बताता है कोई नहीं मरना, और मर के जीने का तो बिल्कुल ही ख्याल नहीं है। तो अल्लाह ताला एक सोच देते हैं, इंसान की तख्लीक की तरफ इशारा। सोचो, हमने तुम्हें मट्टी से पैदा किया, फिर नुतफे से, फिर खूने बस्ता से, फिर गोश्त के लोथड़े से जो सूरत दिया गया था और बेनक्शा था, माँ के पेट में बच्चे के मुख्तलिफ मराहिल की तरफ इशारा। ये हम तुम पर जाहिर कर देते हैं, हम जिसे चाहे एक ठहराए हुए वक्त तक रहमे मादर में रखते हैं, फिर तुम्हें बचपन की हालत में दुनिया में लाते हैं ताकि तुम अपनी पूरी जवानी को पहुंचो। ये है मेरा आपका इस दुनिया में आने से पहले का सफर। मुत्तफिक रहे, हदीस है बुखारी और मुस्लिम में 6594, और अबू दाऊद में है 4708। इब्ने मसूद रावी है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तुम में से हर एक की तख्लीक इसकी माँ के पेट में इस तरह मुकम्मल की जाती है कि वो 40 रोज तक नुतफा रहता है, फिर इतनी मुद्दत जमा हुआ खून रहता है, फिर इतनी ही मुद्दत गोश्त का लोथड़ा रहता है, फिर अल्लाह ताला 4 बातें लिखने के लिए इसकी तरफ एक फरिश्ते को भेजते हैं, बस वो इसका अमल, इसकी उम्र, इसका रिस्क और इसका बदनसीब या सआदतमंद होना लिखता है, फिर इसमें रूह फूंक दी जाती है, बस इस जात की कसम जिसके सिवा कोई माबूद बरहक नहीं, बेशक तुम में से कोई शख्स अहले जन्नत के से अमल करता रहता है, हद तक इसके और जन्नत के माबैन सिर्फ एक हाथ का फासला रह जाता है तो वो तकदीर का लिखा हुआ इस पर गालिब आ जाता है, तो वो जहन्नमियों का सा कोई अमल कर बैठता है तो इसमें दाखिल हो जाता है, और इसी तरह तुम में से कोई जहन्नमियों के से अमल करता रहता है, हद तक इसके और जहन्नम के दरमियान सिर्फ एक हाथ का फासला रह जाता है तो वो नविश्ते तकदीर इस पर गालिब आ जाता है, और वह अहले जन्नत का सा अमल कर लेता है तो वो इसमें दाखिल हो जाता है। इस हदीस का ताल्लुक भी तकदीर से है। याद रखिए, अचानक ऐसा नहीं है कि आप नेकियां करें और अल्लाह पकड़ के आपको जहन्नुम में डाल दे, ऐसा बिल्कुल नहीं है, और ऑपोजिट भी नहीं। बस इसमें आपके मेरे लिए अभी जो बात सोचने की, वो क्या है, खेरफुल रो, किसी वक्त भी सबील और रुश से उतर कर सबील और गई पे चले जाओगे। फिक्र करो अपनी, नेकियां कर रहे हो तो अकड़ो नहीं, माननी करो, और अगर गुनाह हो रहे हैं तो फिर तुम उससे अपने आप को बचाने की कोशिश करो। इसीलिए फिर कंटिन्यू होती है बात, वह मिन को मैं यू तवफा, तुम में से बास तो वो हैं जो फौत कर लिए जाते हैं और बास बेगरज उम्र की तरफ फिर से लौटा दिए जाते हैं कि वह एक चीज से बाखबर होने के बाद फिर बेखबर हो जाए। तू देखता है कि जमीन बंजर और खुश्क है, फिर जब हम इस पर बारिशें बरसाते हैं तो वो उभरती है और फलती है और हर किस्म की रौनकदार नबातात उगाती है। यानी तू भी इसी तरह एंड पे बिल्कुल कूड़ा करकट हो जाता है, जैसे फसलें एंड पे खुश्क भूसी बन जाती हैं। ये इसलिए कि अल्लाह ही हक है और वही मुर्दों को जिंदा करता है, और वो हर हर चीज पर कुदरत रखने वाला है, और ये कि यकीनन क्यामत आने वाली है जिसमें कोई शक को शुभा नहीं। सूरत हज का बुनियादी थीम क्यामत है, और यकीनन अल्लाह ताला कब्रों वालों को दोबारा जिंदा फरमाएगा। बस लोग अल्लाह के बारे में बगैर इल्म के, बगैर हिदायत के और बगैर रोशन किताब के झगड़ते हैं, और याद रखिए झगड़ते अक्सर बेइल्म लोग हैं। इल्म वाला तो कहता ठीक है, इट्स ओके, देख लेंगे, तो कभी भी बहस मुबासे तक ना पहुंची, उससे पहले ही सलाम करके बंद कर दीजिए। और क्या करते हैं ऐसे लोग जिनके पास इल्म नहीं होता, तकब्बुर से गर्दन मोड़ लेता है ताकि लोगों को अल्लाह के रास्ते से गुमराह कर दे। इसके लिए दुनिया में रुसवाई होगी और क्यामत के दिन भी हम इसे जहन्नुम में जलने का अजाब चखाएंगे। ये नामल की वजह से जो तेरे हाथों ने आगे भेज रखे थे, यकीन मानो कि अल्लाह ताला अपने बंदों पर जुल्म करने वाला नहीं। तो क्लैरिटी के साथ ये सब बताकर अब आगे गफलत के रास्तों की निशानदेही है आयत 12 में, कि किस तरीके से कुछ लोग गफलतों में जीते हैं और क्या उनका हाल होता है, और खास तौर पे किनारों पे खड़े हुए लोग। वमिनन नासी मै याबुदुल्लाह अला हरफिन फैन असाबहु खैरुन इत्मान भी। बस लोग ऐसे भी हैं कि एक किनारे पर खड़े होकर अल्लाह की इबादत करते हैं, अगर कोई नफा मिल गया तो दिलचस्पी लेने लगते हैं, और अगर कोई आफत आ गई तो इसी वक्त मुंह फेर लेते हैं। इन्होंने दोनों जहान का नुकसान उठाया, वाकई ये खुला नुकसान है। अल्लाह के सिवा वो इन्हें पुकारते हैं जो इन्हें नुकसान पहुंचा सके ना नफा, यही तो दूर दराज की गुमराही है। इसे पुकारते हैं जिसका नुकसान इसके नफे से ज्यादा करीब है, यकीनन बुरे वली हैं और बुरे साथी। ईमान और नेक अमाल वालों को अल्लाह की लहरें लेती हुई नहरों वाली जन्नतों में ले जाएगा, अल्लाह जो इरादा करे इसे करके रहता है। तो क्या देखा हमने इन पिछली चंद आयात में, काफिर और मोमिन की हालत नफ्स में फर्क। मसलन गाफिल इंसान कैसा होता है, बगैर इल्म के अल्लाह से झगड़े करता है और अल्लाह के बारे में भी झगड़े करता है। आज ऐसे बोलने वाले बहुत हैं, अल्लाह के नबी ने क़यामत की निशानियों में से ये निशानी दी थी, कैसे ऐसे लोग दीन पे बात करने वाले होंगे जो दीन से बहुत दूर होंगे। अल्लाह मुझे आपको उसमें ना करे। दूसरी बात, किनारों पे रह के इबादत करता है। ये किनारों पे रहना इबादत क्या है? पीछे वाली आयत याद कीजिए, बहुत दफ़ा बात हो गई दूसरे पारे में, तीसरे पारे में, कि उदखुलु फिस्सिल्मि काफ़ा, पूरे के पूरे इस्लाम में दाखिल हो जाओ। पूरे ना दाखिल होने वाले दीन के किनारों पे रहते हैं। आप देखिए, कश्ती में बैठा हुआ शख्स सबसे ज्यादा खतरे में कौन है? जो किनारे पे बैठा हुआ है। जरा सी कश्ती डोली तो पहले तो किनारे वाला गिरेगा, छटके सबसे पहले उसको लगेंगे। अब जहाज में बैठिए, बहुत पीछे जाकर बैठ जाएंगे ना टेल के पास, तो बहुत झटके लगेंगे। जरा सी जहाज की मूवमेंट आपको दिखेगी, इसी तरह आगे भी। मिडल वाले मोस्टली सिक्योर्ड होते हैं। किनारों पे रहकर दीन वालों को दीन बड़ा सख्त लगता है, बिल्कुल ऐसे ही जैसे किनारे से रोटी सख्त होती है। पिज्जे को देख लीजिए, किनारों पे खुश्क है, सख्त है, लेकिन अंदर जाते जाए आखिरी मिडल पोर्शन कितना सॉफ्ट और टेंडर होता है। असल टेस्ट दीन का उसको आता है जो अपने आपको पूरे का पूरा दीन में डाल लेता है। आप अंडा फ्राई करते हैं, शुरू में किनारे जल जाते हैं, बच्चे उतार के फेंक देते हैं। तो दुनिया में भी ये चीजें मिसाल देती हैं कि अंदर रह कर आओ। आज भी कई लोग हैं जो किसी भी दीन के साथ और किसी कॉज के साथ और किसी प्लेटफॉर्म के साथ सिर्फ किनारे का ताल्लुक रखते हैं कि चलो इन टच तो रहे, देखते हैं क्या होता है। कोई अच्छी ऑफर हुई कि एक्सेप्ट कर लेंगे, बाकी अपने बैक होम तो खोले ही में, कहीं ना कहीं उधर से इधर हो जाएंगे अपने कंफर्ट जोन में। जो दिल करेगा खुद करेगा। आप अपने आप को किनारे पे लाके खतरे में ला रहे हैं। जो काम करें पूरे दिल से करें। एक लड़की कभी अपने घर में नहीं बसेगी अगर वो शौहर के साथ किनारे पे रहे कि ठीक है लेट्स सी, देखते हैं कितना को इस घर में सुकून मिलता है। मंगनी की माँ बाप ने एक बच्ची की और कहा चलो देखते हैं, कोई अच्छा लड़का ना मिला तो इसको तो अटका ही लिया। गलत बात है, फितरत का सूला है। खाना पकाएं, बीवी बने, दीन का काम करें, कुरान पढ़ाएं, किनारों से नहीं अंदर आकर काम कीजिए। आप किसी प्लेटफॉर्म पे काम करते हैं आपको पूरा हक है, पूरे दिल से कीजिए, बड़े शौर से कीजिए। बल्कि जहां से दीन मिलता है अगर वहीं जाके करते हैं तो आपसे ज्यादा खुशी कोई नहीं महसूस करेगा इस काम की। लेकिन अगर आप किनारों पे रहकर चले, इस किनारे को भी टच कर लो, उधर भी देख लो, उधर भी, तो याद रखिए कि फिर मिसालें तो हमारे कल्चर में बहुत सी हैं। दो कश्तियों का सवार भी गिरता है और इधर से उधर भटकने वाला, घाट घाट पे जाने वाला, तो फोकस्ड हो जाइए। असल में यहाँ भी फोकस्ड है। गफलत है बहुत बड़ी कि आप बहुत कुछ कर रहे हैं, एंड पे कुछ नहीं आपके नाम आएगा, ये आप अभी से लिख रहे हैं। आप एक मर्द के साथ जिंदगी बसर कर रही थी, शुरू में गड़बड़े थी, आहिस्ता आहिस्ता ससुराल ने भी एक्सेप्ट किया, आपने किया, एक बच्चा हुआ, दुआ, आज माशाल्लाह होम स्वीट होम, चार बच्चों के साथ मियाँ बीवी जी रहे हैं ना, ससुराल भी खुश है। और अगर आप इधर उधर के ही मामला को देखते रहते तो आज आपके हाथ में कुछ ना होता। ये बहुत बड़ा फितना है आज के दौर में। वल्लाह ही मैं इसका जिक्र इसलिए भी करती हूँ कि बहुत सारे लोग अल्हम्दुलिल्लाह दौरे कुरान से फायदा उठाते हैं। और मैं सुबह भी जब तैयारी कर रही थी तो मैं सोच रही थी क्यों इतनी गहराइयों में हम जाते हैं कि वक्त पे भी नजर हो और बाकी जो हमें फीडबैक मिलता है अल्लाह की रहमत से। हमारा ये दौरे कुरान जो दौरे कुरान के प्लेटफॉर्म पे आता है, मैं कह सकती हूँ कि बिल्कुल नए लोग जो कभी ना सुने वो तो एक साइट में, उससे बहुत ज्यादा ये स्पेशलिटी उन लोगों के लिए जो दीन सिखाते हैं आगे पढ़ाते हैं। और माशाल्लाह सैकड़ों इंस्टीट्यूट्स में भी ये दौरे कुरान चलता है, टीचर्स पढ़ती सुनती हैं, दिखाती हैं, आगे लेके चलती हैं। मुझे खुशी होती है, मैं उनको सोच के पढ़ाती हूँ कि जो पिछले 10 साल से सुन रहे हैं, 15 साल से सुन रहे थे, अब उनको इस साल कोई नया एंगल दूं, वो भी चाहे अपने अपने इदारों में अच्छी अच्छी चीजें पेश करें। तो याद रखिये, किनारों पर रहना खतरनाक काम है। दिल दिमाग नहीं डालेंगे किसी काम में तो आपका दिल ना खुलेगा, ना आइडियाज आएंगे, और रोते रोते दुनिया से चले जाएंगे कि हमें तो वक्त ही ना मिला। फिर इसी तरह देखिए, जो गाफिल इंसान होता है ना, ये गैर अल्लाह को मदद के लिए पुकारता है, और यही तो पूरे कुरान का मेन थीम है। और खास तौर पे अल्लाह के नबी के बारे में जो उनके नेगेटिव रवैये थे, सख्त तरीन आयते हैं जो आगे हम पढ़ने लगे हैं। अल्लाह के नबी से दिल में बुगज रखने वाले, वो चाहते हैं कि अल्लाह के नबी का नाम मिट जाए, आपकी बात कोई ना सुने। तो अल्लाह कहता है तुम्हारा तो ये दिल करता है, लेकिन मेरा दिल करता है कि फिर तुम अपने बारे में ये कर लो। आयत 15 देखिए, बड़ी जबरदस्त आयत है और कॉम्प्लिकेटेड आयत है। मन काना यज़ुन्नु अल्लन यंसुरहुल्लाहु फिद्दुनिया वल आखिरा, जिसका ये ख्याल हो कि अल्लाह ताला अपने रसूल की मदद दोनों जहान में ना करेगा। उनका दिल करता था कि अल्लाह मदद ना करे, तासुब होता है ना। तो बस अब इंसान दूसरे गिरोह के बारे में यही सोचता है, अल्लाह करे इनकी मदद ना, अल्लाह करे इनको कोई ना सुने, अल्लाह करे इनको नहीं। फिर कंसुइयां होती हैं, ये क्या हो रहा है, कौन कर रहा है, किधर से कर रहा है, क्या हो रहा है। ऐसे लोग जो कुरान सुनते हुए भी नेगेटिविटी रखे, वो आए कुरान की महफिलों में, वहां देखें सुने, लेकिन वो इल्म लेने नहीं आए, वो कुछ राज खोलने के लिए आए, वो कुछ इधर उधर की चीजें लेने के लिए आए। और मक्का वालों का तो दिल क्या था कि नऊज़ बिल्ला सुम्मा नऊज़ बिल्ला, अल्लाह के नबी का काम ही पूरा हो जाए। یہ سلسلہ یہیں رک جائے، یہ دعوت نہ پھیلے، تو اللہ کہتے میں تو یہ نہیں کرنے والا، ہاں تم اپنی اس نیگیٹیوٹی اور گندے جذبات کے اظہار کے لیے کام کر لو، اور وہ کیا، وہ اونچائی پر ایک رسہ باندھ کر اپنے حلق میں پھندہ ڈال کر اپنا گلا گھونٹ لے، بس اس کو جینے کا حق ہی نہیں ہے جو اللہ کے نبی صلی اللہ علیہ وسلم کے اس دین کو پھلتا پھولتا نہ دیکھے، پھر دیکھ لے کہ اس کی چالاکیوں سے وہ بات ہٹ جاتی ہے جو اسے تڑپا رہی ہے، یہ روز جیتا مرتا جل جل کے حسد کی آگ میں جل رہا ہے، اس سے بہتر ایک ہی دن جل جائے. ہم نے اس طرح اس قرآن کو واضح آیتوں میں اتارا ہے جسے اللہ چاہے ہدایت نصیب فرماتا ہے. ایماندار اور یہودی اور صابی اور نصرانی اور مجوسی اور مشرقین، ان سب کے درمیان قیامت کے دن خود اللہ تعالیٰ فیصلہ کرے گا. اللہ تعالیٰ ہر چیز پر گواہ ہے. کیا تو نہیں دیکھ رہا کہ اللہ کے سامنے سجدے میں ہیں سب آسمانوں والے اور سب زمینوں والے، اور سورج اور چاند اور ستارے اور پہاڑ اور درخت اور جانور اور بہت سے انسان بھی. یہ لفظ بہت سے کو نوٹ کیجئے گا، باقی مخلوقات کا ساری، لیکن انسانوں کی بات کر دی تو کثیر من الناس، کہ کیونکہ آج بھی کچھ بدبخت ایسے ہیں کہ جو سجدہ نہیں کرتے، جن کو اللہ کے آگے جھکنا نہیں، دوسروں کے آگے ماتھا ٹیکنا. تو اللہ تعالیٰ کہتے بہت سے انسان بھی، ہاں بہت سے اور وہ بھی ہیں جن پر عذاب کا مقولہ ثابت ہو چکا ہے. تو بات یہ ہے جسے رب ذلیل کر دے اسے عزت دینے والا کوئی نہیں، اللہ جو چاہتا ہے وہ کرتا ہے. یہ دونوں اپنے رب کے بارے میں اختلاف کرنے والے ہیں، پس کافروں کے لیے تو آگ کے کپڑے ناپ کر کاٹے جائیں گے، اور ان کے سروں کے اوپر سے سخت کھولتا ہوا پانی بہایا جائے گا جس سے ان کی پیٹ کی سب چیزیں اور کھالیں گلا دی جائیں گی. اللہم لا تجعلنا منہم یسخر بہ ما فی بطونہم والجلود. صحیح مسلم کی روایت ہے 1295 ابن عمر رضی اللہ عنہ سے، رسول اللہ صلی اللہ علیہ وسلم قرآن پڑھتے تھے تو وہ سورت پڑھتے جس میں سجدے کی آیت ہوتی تو سجدہ کرتے، اور آپ کے ساتھ وہ لوگ بھی ہوتے جو سجدہ کرتے، یہاں تک کہ ہم میں سے بعض کو اپنی پیشانی رکھنے کی جگہ نہ ملتی. تو یہ سورت حج کی آیت نمبر 18 سجدے کی آیت ہے، جہاں جس حال میں کر سکے کر سکتے ہیں. اس میں بہت ساری فقہی باتیں ہیں، لیکن اصل بات وہی ہے جو پچھلے پارے میں بھی بتائی تھی کہ دل بھی جھک جائے، عقل بھی جھک جائے، افس اینڈ بٹس بھی ختم ہو، تو ابھی تک کیا سیکھا؟ قیامت کی ہول نہ کیا، ان نزل ذلت السا، پھر غفلت کے فتنے کا شکار تکبر میں ڈوبا ہوا انسان ہوتا ہے. علم کے بغیر بحث فتنے پھیلاتی ہے. انسان کی تخلیق اللہ کرتا ہے، ہم بیٹے بابا جی سے مانگتے ہیں. سجدہ صرف اللہ کو جائز ہے، اور آخر میں بھی ہم نے دیکھا جہنمیوں کی سزا، اور اسی سزا کی کچھ مزید چھلکیاں اس دعا سے سنیے کہ اللہ کسی انسان کو بھی اس سزا میں ملوث نہ کرنا، کفر اور جہل ختم کرنے کا ہمیں ذریعہ بنا دے. وَلَهُمْ مَقَامِيُمْ مِنْ حَدِيد، اور ان کی سزا کے لیے لوہے کے ہتھوڑے ہیں، یہ جب بھی وہاں کے غم سے نکل بھاگنے کا ارادہ کریں گے وہیں لوٹا دیے جائیں گے، اور کہا جائے گا جلنے کا عذاب چکھو. اس کے برعکس ایمان والوں اور نیک کام کرنے والوں کو اللہ تعالیٰ ان جنتوں میں لے جائے گا جن کے درختوں تلے سے نہریں لہریں لے رہی ہیں، جہاں وہ سونے کے کنگن پہنائے جائیں گے اور سچے موتی بھی. عورتوں کی خوشی کی باتیں آ گئیں، وہاں ان کا لباس خالص ریشم کا ہوگا. ان کو پاکیزہ بات کی رہنمائی کر دی گئی، یہ ہے طیبہ من القول، اور قابل صد تعریف راہ کی ہدایت کر دی گئی. جن لوگوں نے کفر کیا اور اللہ کی راہ سے روکنے لگے، اور اس حرمت والی مسجد سے بھی جسے ہم نے تمام لوگوں کے لیے مساوی کر دیا ہے، وہیں کے رہنے والے ہوں یا باہر کے ہوں، جو بھی ظلم کے ساتھ وہاں الحاد کا ارادہ کرے، ہم اسے دردناک عذاب چکھائیں گے. اللہم لا تجعلنا منہم. تو دو طرح کے لوگ، دو طرح کے انجام، یہ سیکھا ہم نے. ایک ہے مومن اور ایک ہے کافر. مومن کون ہوتا ہے؟ رب پر ایمان لانے والا. کافر رب کے بارے میں جھگڑے کرنے والا. اس صورت میں آپ کو بار بار جھگڑوں کی بات بھی دکھ رہی ہے، کیونکہ جھگڑا کرتا ہی وہ ہے جو فرسٹریٹڈ ہوتا ہے، اور کافر سے زیادہ فرسٹریٹڈ شخص دنیا میں کوئی ہو نہیں سکتا، کیونکہ رب سے دور ہے. مومن کو کیا ملے گا؟ جنت کے باغات، ریشم کا لباس، سونے کے کنگن، موتی کے زیورات. کافر کو جہنم کی آگ، آگ کا لباس، کھولتا پانی اور لوہے کے گرز. اللہ تعالیٰ دنیا میں اس کفر سے پاک کر لے انسانیت کو، اور ہمیں اس کا ذریعہ بنا دے. اب حج کی بات ہو اور ابراہیم علیہ السلام اور کعبہ کی بات نہ ہو تو یہ ممکن نہیں. تو دیکھیے گا باغے تعمیر کعبہ کا مقصد، آیت 26 میں ہم دیکھیں گے. وَإِذْ بَوَّأْنَا لِإِبْرَاهِيمَ مَكَانَ الْبَيْتِ، اور جبکہ ہم نے ابراہیم علیہ السلام کے لیے کعبہ کے مکان کی جگہ مقرر کر دی اس شرط پر کہ میرے ساتھ کسی کو شریک نہ کرنا اور میرے گھر کو طواف، قیام، رکوع، سجدہ کرنے والوں کے لیے پاک صاف رکھنا اور لوگوں میں حج کی منادی کر دے، لوگ تیرے پاس پیدل بھی آئیں گے اور دبلے پتلے اونٹوں پر بھی، دور دراز کی تمام راہوں سے آئیں گے، اپنے فائدے حاصل کرنے کو آ جائیں اور ان مقررہ دنوں میں اللہ کا نام یاد کریں ان چوپایوں پر جو پالتو ہیں، بس تم بھی کھاؤ اور بھوکے فقیروں کو بھی کھلاؤ، پھر وہ اپنا میل کچیل دور کریں اور اپنی نظریں پوری کریں اور اللہ کے قدیم گھر کا طواف کریں، جو کوئی اللہ کی حرمتوں کی تعظیم کرے اس کے اپنے لیے اس کے رب کے پاس بہتری ہے، اور تمہارے لیے چپائے جانور حلال کر دیے گئے سوائے ان کے جو تمہارے سامنے بیان کیے گئے ہیں، بس تمہیں بتوں کی گندگی سے بچتے رہنا چاہیے اور جھوٹی بات سے بھی پرہیز کرنا چاہیے، اللہ کی توحید کو مانتے ہوئے، اس کے ساتھ کسی کو شریک نہ کرتے ہوئے۔ سنو، اللہ کے ساتھ شریک کرنے والا گویا آسمان سے گر پڑا، اب یا تو اسے پرندے اچک لے جائیں گے یا ہوا کسی دور دراز کی جگہ پھینک دے گی۔ یہاں لکھ لیجئے ایک محاورہ جو شاید اسی آیت پہ کسی نے کہا ہوگا، کیا آسمان سے گرا کھجور میں اٹکا۔ جی، ایک درس اٹھنے والا کتنے دروں کا محتاج ہوتا ہے، یہ آیتیں آپ کو اس کی تصویر کشی کرتی ہوئی دکھتی ہیں۔ یہ سن لیا، اب اور سنو، اللہ کی نشانیوں کی جو عظمت و حرمت کرے اس کے دل کی پرہیزگاری کی وجہ سے ہے، ان میں تمہارے لیے ایک مقررہ وقت تک فائدہ ہے، پھر ان کے حلال ہونے کی جگہ خانہ کعبہ ہے، اور ہر امت کے لیے ہم نے قربانی کے طریقے مقرر فرمائے ہیں تاکہ وہ ان چوپائے جانوروں پر اللہ کا نام لیں جو اللہ نے انہیں دے رکھے ہیں۔ سمجھ لو کہ تم سب کا معبود برحق صرف ایک ہی ہے، تم اسی کے تابع فرمان ہو جاؤ، عاجزی کرنے والوں کو خوشخبری سنا دیجئے۔ دعا کریں کہ اللہ میں عاجز بنا دے انہیں، کہ جب اللہ کا ذکر کیا جائے ان کے دل تھررا جاتے ہیں، انہیں جو برائی پہنچے اس پر صبر کرتے ہیں، نماز قائم کرنے والے ہیں، اور جو کچھ ہم نے ان کو دے رکھا ہے وہ اس میں سے بھی دیتے رہتے ہیں۔ تو دیکھیے خوبصورت سی آیتیں پڑھ رہے ہیں ہم لوگ اس وقت۔ قربانی کے مقصد سے غافل لوگ دکھاوے کے فتنے میں مبتلا ہو جاتے ہیں۔ آج بھی آپ دیکھیں تو لوگ قربانیوں کے نام پہ جو بکرے چھترے کرتے ہیں کیسے ان کو بڑھاتے ہیں، اس کے برعکس اللہ تعالیٰ کا تو پیغام کچھ اور ہے۔ ایسی قربانی کی کوئی اہمیت نہیں جس کے پیچھے تقویٰ کے جذبات نہ ہوں۔ ہمارا دل کتنا پاک ہے یہ ہم خود سے پوچھیں، اس دل میں تقویٰ کتنا ہے اس کو پوچھئے، اور اس دل میں اخلاص ہے یا دکھاوے کا جذبہ یہ ہم خود سے پوچھیں۔ جتنا زیادہ تقویٰ ہوگا اللہ کے ہاں اعمال کی قبولیت اتنی ہی زیادہ ہوگی۔ پھر یہاں دیکھیے لفظ آئے مخبتین، تو مخبت کون ہوتا ہے؟ خبتہ کہتے ہیں بجھنے کو، بجھا ہوا بندہ جس کی کوئی اکڑ نہیں، جس کے اندر کچھ بھی نہیں۔ تو مخبت اللہ کے ذکر سے اس کا دل کانپنے لگتا ہے، مصیبتوں پہ صبر کرتا ہے، نماز قائم کرتا ہے، اللہ کے رزق میں سے خرچ کرتا ہے، عاجز ہوتا ہے، نیکیاں کر کر کے بھی ڈرتا ہے کہاں گناہ کرنے۔ تو اب آگے دیکھیے تھوڑی سی اب قربانی کے متعلق بات ہوگی۔ قربانی کے اونٹ ہم نے تمہارے لیے اللہ کی نشانیاں مقرر کر دی ہیں، ان میں تمہیں نفع ہے، بس انہیں کھڑا کر کے ان پر اللہ کا نام لو، یہ اونٹ کو نہر کرنے کا طریقہ ہے۔ پھر جب ان کے پہلو زمین میں لگ جائیں، اسے خود بھی کھاؤ اور مسکین، سوال سے رکنے والے اور سوال کرنے والے کو بھی کھلاؤ۔ اسی سے عموماً قربانی کے تین حصے کرنے کا جو ہمارے ہاں ایک رجحان ہے۔ اسی طرح ہم نے چوپایوں کو تمہارے ماتحت کر دیا کہ تم شکر گزاری کرو۔ کیسے اتنا بڑا اونٹ تمہارے سامنے کھڑا ہوتا ہے اور تم اس کے حلق میں تیر کھوپتے ہو، اور پھر وہ تڑپ تڑپ کے گرتا ہے اور اللہ کے نام پہ جان دیتا ہے۔ تو یہاں ہم کیا سیکھ رہے ہیں؟ مسجد حرام کی اہمیت کیا ہے؟ حد جسمانی مشقت اور برابری کا بہترین سبق دیتا ہے۔ شرک کرنے والا جھوٹا ہوتا ہے، مومن جھوٹا نہیں ہو سکتا۔ اللہ تعالیٰ کی فرما برداری کرنے والوں کے لیے بہت سی بشارتیں ہیں، اور اللہ تعالیٰ کی نعمتیں پانے کے بعد شکر کرنا چاہیے۔ اب ہے قربانی کا گوشت، تو اس کی بات لن ینال اللہ لحومہا ولا دماؤہا۔ اللہ تعالیٰ کو قربانیوں کے گوشت نہیں پہنچتے نہ ان کے خون، بلکہ اس سے تمہارے دل کی پرہیزگاری پہنچتی ہے۔ اسی طرح اللہ تعالیٰ نے جانوروں کو تمہارا متی کر دیا کہ تم اس کی رہنمائی کے شکریہ میں اس کی بڑائیاں بیان کرو۔ عید کی تکبیرات کی طرف بھی اشارہ ہو سکتا ہے اس میں۔ اور نیک لوگوں کو خوشخبری سنا دیجئے، سن رکھو یقیناً سچے مومنوں کے دشمنوں کو خود اللہ ہٹا دیتا ہے، کوئی خیانت کرنے والا نہ شکر اللہ تعالیٰ کو ہرگز پسند نہیں۔ تو اللہ تعالیٰ کیا کرتا ہے؟ یدافعن الذین آمنوا۔ اس آیت کی تفسیر سنیے، یہ آیت واقعی اس قابل ہے کہ آپ اس پہ تھوڑا سا وقت لگائیں اور آج کے دور میں امت مسلمہ کو اللہ کی مدد لانے کے لیے کیا کرنا ہے اس آیت میں اس کے اشارے ہیں. بس ابھی تو یہ دعا کر لیتے ہیں کہ اللہ تو ہمیں اپنے دین کے دفاع کی توفیق دے اور پھر تو ہمارا دفاع کر اور ہماری نسلوں کی حفاظت فرما غیر اسلامک افکار سے اور نظریات سے. اب آگے اجازت ہے. یہ پہلا موقع تھا اس آیت میں کہ جہاں باقاعدہ طور پہ جنگ کی اجازت ملی مسلمانوں کو مکی دور میں بہت ساری سختیاں سہنے اور ظلم سہنے کے بعد, تو یہ آیتیں یہاں پہ آ گئیں. اذن للذین یقاتلون بانہم ظلموا, جن مسلمانوں سے کافر جنگ کر رہے ہیں انہیں بھی مقابلے کی اجازت دی جاتی ہے 13 سال کے ستم سہنے کے بعد, کیونکہ وہ مظلوم ہیں, بے شک ان کی مدد پر اللہ تعالیٰ قادر ہے. یہ وہ ہیں جنہیں ناحق اپنے گھروں سے نکالا گیا کہ بیچاروں کو ہجرتیں کرنی پڑی صرف ان کے اس قول پر کہ ہمارا پروردگار فقط اللہ, یعنی اس کے علاوہ کوئی جرم نہیں مکہ میں رہنے والے مسلمانوں کا کہ اللہ کو ایک کہتے تھے. اگر اللہ تعالیٰ لوگوں کو آپس میں ایک دوسرے سے نہ ہٹاتا رہتا تو عبادت خانے اور گرجے اور مسجدیں اور یہودوں کے معبد خانے اور وہ مسجدیں بھی ڈھا دی جاتی جہاں اللہ کا نام بکثرت لیا جاتا ہے. تو بات یہ ہے, اس کو ہائی لائٹ کیجیے اور اس پہ آپ نے نیتیں بھی کرنی ہے, ارادے کیجئے. اللہ نیتوں کو بھی پڑھتا ہے, اللہ ارادوں کو بھی کرتا ہے, اور اگر چلے بھی گئے دنیا سے کچھ کیے بغیر تو اجر تو ملتا ہی رہے گا. اور ہائی لائٹ کیجئے گا آیت 40 کو, وَلَيَنْصُرَنَّ اللَّهُ مَنْ يَنْصُرُهُ إِنَّ اللَّهَ لَقَوِيٌّ عَزِيزٌ, جو اللہ کی مدد کرے گا اللہ بھی ضرور اس کی مدد کرے گا, بے شک اللہ تعالیٰ بڑی قوتوں والا غلبے والا. اللہ کی مدد, کیا اللہ کو مدد کی ضرورت ہے؟ نعوذ باللہ. تو وہی بات جو پیچھے بھی کہی تھی کہ اللہ کی مدد اللہ کے دین کی مدد ہے. آپ دیکھ رہے ہیں کہیں فی سبیل اللہ ہوتا ہے تو کہیں فی اللہ ہے. پیچھے پڑا کہ ادو الی سبیل ربی کا, آج اس سورت کے آخر میں آپ پڑھیں گے واعتصموا باللہ, تو جو اللہ کے رستے پہ چلے گا بالآخر اللہ تک تو پہنچے گا. یہ آیت آپ کو مجھے کیا کہتی ہے سوچیے گا. آج وہ ساتھی جو اپنے غموں میں جی رہے ہیں یا اپنی خوشیوں میں کھو گئے, ان کے لیے یہ آیتیں دلیل ہیں. آپ اپنے کام خود کریں تو اچھے کریں گے, یا اللہ آپ کے کام کرے تو بتائیے. ہم کہتے ہیں اللہ کرے گا تو پتہ نہیں دو جوڑوں میں بیٹی کو رخصت کرنا پڑے گا, کیونکہ اللہ کر رہا ہے نا. بہت کم قدر کی اللہ کی, اس کی قدر ہی نہ پہچانی. وما قدر اللہ حق کا قدری, ہم کہتے ہیں نہیں نہیں اللہ کے اوپر نہیں ڈالتے نا, پھر پتہ نہیں بیٹی کا جوڑا کیسا بنے گا. پھر گھر اللہ کے لیے کہا تو پتہ نہیں جھونپڑی ہوگی, اور اللہ کے نبی تو بڑے کچے گھر میں تھے. واللہ یہ مس کنسپشنز آپ کی دور ہوں گی کب, جب سچے دل سے اخلاص کے ساتھ اللہ کے رستے میں آئیں گے. اللہ دنیا آپ کے قدموں میں ایسے ڈالے گا جیسے شاید کبھی, کیا کہوں کس کا نام لوں کہ اس کے قدموں میں لوگوں نے نظریں پھیلائی اور نگاہیں بچھائی. آپ کو قدر نہیں رہتی, آپ مال کو دیکھتے نہیں, آپ کو وہ چیزیں جھٹل جاتی نہیں جن کو گن گن کے ناپ تول کے لوگ رکھتے ہیں. واللہ ہی آپ کو تو یہ نہیں پتا ہوتا کہ آپ کے ہے کتنا, آپ کی ضرورتیں مختصر. نگاہ بلند سخن دل نواز جاں پرسوز, یہی ہے رخت سفر میر کارواں کے لیے. یہ بن جائیے, بڑے مقاصد کے لیے جیے, چھوٹے مقصد میں کیوں جیتے ہیں؟ وہ ٹرین اچھی ہوتی ہے جو ہر سٹاپ پہ رکے چھک چھک کرتی بھی. یہ ہماری چھک چھک کرتی بھی نیکیاں ہیں جو آج تک کہیں کنارے پہ پہنچی نہیں. تو آج سے نیت کیجیے انصار اللہ بننا, اللہ کے دین کی مدد کرنا, اللہ کی مدد کرنا اصل میں اپنی مدد کرنا. یہ آیت آپ کو مجھے یہ بتاتی ہے. رکے ہوئے کام ہو جائیں گے, نہیں ہوتے تو نہ صحیح, ہم نے کون سا ادھر رہنا. اصل بات ہے کہ وہاں چلتے ہیں جہاں جا کے پھر ہوگا. آپ ذرا سا سوچیے نا قیامت کا دن ہے, آپ جن لوگوں کو جانتے ہیں ان سب کا تصور کریں. اب سب کے ریزلٹ ہے نا, اولین والآخرین. کسی کو تو اللہ سبحانہ تعالیٰ فردوس دے رہے ہیں, کوئی رب کے بالکل رب رحمان کے دائیں طرف بیٹھا ہے, کسی کا نام اس میدان میں لیا جا رہا ہے, فرشتوں آؤ دیکھو یہ ہیں جو فتنوں کے دور میں بھی میری باتیں کرتے رہے, اور آپ وہاں بھیگی بلی بنے بیٹھے ہیں, نام بھی نہیں آیا کہیں. ہاں بعد میں پتہ چلا کہ پاس ہو گئے تھے, بس جنت میں جا رہے ہیں. کیا یہ چاہتے ہیں؟ کبھی یہاں کے اسٹیٹس میں کھونے والے وہاں کے اسٹیٹس کو نہیں سوچتے؟ اللہ مجھے وہاں کی فکر لگا دے. یہ وہ لوگ ہیں, اگر ہم زمین میں ان کے پہنچے مار دیں تو یہ پوری پابندی سے نمازیں قائم کریں اور زکاتیں دیں اور اچھے کاموں کا حکم کریں اور برے کاموں سے منع کریں. تمام کاموں کا انجام اللہ کے اختیار میں ہے, یعنی یہ کام کرنے والوں سے, جن کے اپنے یہ کام پختہ ہوتے جاتے ہیں نا, اللہ پھر ان سے اپنے دین کے کام لیتا ہے. اور یہاں حکومت وقت کو بھی سبق دیا جا رہا ہے. کیا دیکھے گا؟ دائی دین اور اسلامی حکومت کی ذمہ داری. وَلَيَنْصُرَنَّ اللَّهُ مَنْ يَنْصُرُهُ, اور جو شخص اللہ کی مدد کرتا ہے اللہ تعالیٰ اس کی ضرور مدد کرتا ہے. افراد کی سطح پہ تو آپ نے میں نے انشاءاللہ اس مشن میں اس علم کو اس قرآن کو پھیلانے میں حصہ ڈالنا ہے, لیکن حکومتی سطح پہ مجھے اسلامی حکومت کی ذمہ داری ہے کہ زکوٰۃ کا نظام رائج کرے, نمازوں کا اہتمام کیا جائے, اور عمل بالمعروف اور نہی عن المنکر کی کوششیں کی جائیں. جب مسلم حکومتیں یہ نہیں کرتی تو اللہ پھر ان کو مہنگائی اور کرپشن کے جال میں پھنسا دیتا ہے. اللہ تعالیٰ ہماری اصلاح فرما دے. ابھی تک کیا سیکھا؟ اللہ تعالیٰ غفلت کے شکار خائن اور ناشکرے بندے کو پسند نہیں کرتا. آپ اور میں اپنا جائزہ لیتے ہیں کہ کہیں غفلت تو نہیں ہے. اللہ تعالیٰ اپنے دین کی مدد کرنے والوں کے ساتھ ہے. اللہ کے دین کی مدد کرنے والے لوگوں کی خوبیاں کیا ہوتی ہیں؟ نماز قائم کرتے ہیں, زکوٰۃ دیتے ہیں, نیکی کا حکم دیتے اور برائی سے روکتے ہیں. اور اگر پھر نہ کوئی مانے تو نہ مانے, وہیں یکذبوا کا فقط کذبت قبلہم. اگر یہ لوگ آپ کو جھٹلائیں تو کوئی تعجب کی بات نہیں, ان سے پہلے نوح کی قوم اور عاد اور ثمود اور قوم ابراہیم اور قوم لوط اور مدین والے بھی اپنے اپنے نبیوں کو جھٹلا چکے, موسیٰ علیہ السلام بھی جھٹلائے جا چکے ہیں. بس میں نے کافروں کو یوں ہی سی مہلت دی, پھر دھر دبایا, پھر دیکھو تو صحیح میرا عذاب کیسا ہوا. یعنی جنہوں نے اللہ کے نبیوں کو جھٹلایا اللہ نے ان کو زمین سے اٹھا دیا. اب اگلی آیت میں ذرا سا ایک کانشیس ہو کے سنیے گا. کب آنکھیں اندھی ہوتی ہیں اور کب دل اندھے ہوتے ہیں؟ حقیقت میں لا تعمل ابصار ولكن تعمل قلوب. صرف آنکھیں ہی اندھی نہیں ہوتی بلکہ وہ دل بھی اندھے ہوتے ہیں, جو کہ ابھی آگے ہم پڑھنے والے ہیں. بہت سی بستیاں ایسی ہیں جنہیں ہم نے تہ و بالا کر دیا اس لیے کہ وہ ظالم تھے, پس وہ اپنی چھتوں کے بل اوندھی بھی پڑی ہیں, اور بہت سے آباد کنویں بیکار پڑے ہیں, اور بہت سے پکے اور بلند محل ویران پڑے ہیں. کیا انہوں نے زمین میں سیر و سیاحت نہیں کی؟ جو ان کے دل میں ان باتوں کو سمجھنے والے ہوتے یا کانوں سے ہی ان واقعات کو سن لیتے. بات یہ ہے کہ صرف آنکھیں ہی اندھی نہیں ہوتی بلکہ دل اندھے ہو جاتے ہیں جو سینوں میں ہیں. کون سے دل اور کون سی آنکھیں؟ جو عبرت نہیں لیتے دوسروں کے حالات سے اور عذاب کو آپ سے جلدی طلب کر رہے ہیں. اللہ ہرگز اپنا وعدہ نہیں ٹالے گا. ہاں البتہ آپ کے رب کے نزدیک ایک دن تمہاری گنتی کے اعتبار سے 1000 سال کا ہے. بہت سی ظلم کرنے والی بستیوں کو میں نے ڈھیل دی, پھر آخر میں انہیں پکڑ لیا اور میری ہی طرف لوٹ کر آنا ہے. اعلان کر دو کہ لوگو, میں تمہیں کھلم کھلا چکنا کرنے والا ہوں, یعنی آئی ایم وارنر. وارن ہو جاؤ تو پھر تمہیں زندگی کا مقصد بھی سمجھ آئے گا. فالذین آمنوا وعملوا الصالحات لهم مغفرۃ ورزق کریم. بس جو ایمان لائے اور جنہوں نے نیک اعمال کیے ہیں انہی کے لیے بخشش اور عزت والی روزی ہے. اور جو لوگ ہماری نشانیوں کو پست کرنے کے در پہ رہتے ہیں, یعنی اللہ کی کتاب کو ڈی گریڈ کرنے اور ثابت کرنے کی کوششوں میں رہتے ہیں, وہی دوزخی ہیں. ہم نے آپ سے پہلے جس رسول اور نبی کو بھیجا اس کے ساتھ یہ ہوا کہ جب وہ اپنے دل میں کوئی آرزو کرنے لگا شیطان نے اس کے آرزو میں کچھ ملا دیا. بس شیطان کی ملاوٹ کو اللہ تعالیٰ دور کرتا ہے, پھر اپنی باتیں پکی کر دیتا ہے. اللہ تعالیٰ دانا اور با حکمت ہے. یہ اس لیے کہ شیطانی ملاوٹ کو اللہ تعالیٰ ان لوگوں کی آزمائش کا ذریعہ بنا دیتا ہے جن کے دلوں میں بیماری ہے اور جن کے دل سخت ہیں. بے شک ظالم لوگ گہری مخالفت میں ہیں. یہاں دیکھیے گا یہ کس فتنے کی بات ہے. اصل میں اللہ تعالیٰ کی حکمت دکھائی جا رہی ہے. لوگوں کی آزمائش ایک فتنہ ہوتی ہے. مثلا نبی اپنے دور میں اور آج کے دور میں دائی دین, ان کی تمنا کیا ہوتی ہے؟ اسلام. اسلام پھیلے, لوگ شرک نہ کریں, غفلت میں نہ رہیں. یہ تو ہر روز آپ کو قرآن پڑھتے ہوئے محسوس ہوتا ہوگا نا. اس کے برعکس شیطان کی تمنا کچھ اور ہے اور اس کی دخل اندازیاں. شیطان کی تمنا کیا ہے؟ کہ اسلام نہ پھیلے, لوگ شرک کریں اور غفلت میں رہیں. اب آپ میں اپنے حالات کو دیکھیں کہ ہم کس کی تمناؤں کو پورا کرنے والے ہیں. آگے بات پھر علم کی, اور علم ہی راستے عمل کے ہموار کرتا ہے. وَلِيَعْلَمَ الَّذِينَ أُوتُوا الْعِلْمَ, اور اس لیے بھی کہ جنہیں علم عطا کیا گیا وہ یقین کر لیں کہ یہ آپ کے رب کی طرف سے سراسر حق ہی ہے. آپ کو یقین دلایا جا رہا ہے کیا؟ بالکل اتھینٹک نالج لے رہے ہیں. حق باطل نہیں ہے, یہ حق حق حق. اپنی زندگی کا سلوگن بنا لیجئے, پھر وہ اس پر ایمان لائیں اور ان کے دل اس کی طرف جھک جائیں. یقیناً اللہ تعالیٰ ایمان والوں کو راہ راست پر راہبری کرنے والا ہے. کافر اس وحی الہی میں ہمیشہ شک و شبہ کرتے رہیں گے, حتیٰ کہ اچانک ان کے سروں پر قیامت آ جائے یا ان کے پاس اس دن کا عذاب آ جائے جو منحوس ہے. یاد رکھیے, دن منحوس نہیں ہوتے, لوگوں کے اعمال کی وجہ سے نحوست آتی ہے. ان نمت وقی کی بات پیچھے پڑ چکے. قیامت کے دن کا ذرا ایک منظر دیکھے گا. اس دن صرف بادشاہی اللہ کی ہوگی, وہی ان میں فیصلے کرے گا. ایمان اور نیک عمل کرنے والے تو نعمتوں سے بھری جنتوں میں ہوں گے. الملک یومئذ للہ, آج بھی اسی کے یہ ہے مالک یوم الدین, اور وہ فیصلے بھی کرے گا. ریزلٹ آپ کا میرا اناؤنس کرے گا اللہ تعالیٰ. شرمندگی تو نہیں ہوگی اس وقت مجھے اور آپ کو؟ ईमान और नेक अमल वाले तो नेमतों से भरी जन्नतों में होंगे, मैं और आप कहाँ होंगे। और जिन लोगों ने कुफर किया और हमारी आयतों को छुटलाया, इनके लिए जलील करने वाले अजाब हैं। और जिन लोगों ने राहे खुदा में तरके वतन किया, फिर वो शहीद कर दिए गए या अपनी मौत मर गए, अल्लाह ताला इन्हें बेहतरीन रिस्क अता करेगा। बेशक अल्लाह ताला रोजी देने वालों में सबसे बेहतर है। इन्हें अल्लाह ताला ऐसी जगह पहुंचाएगा कि वो इससे राजी हो जाएंगे। बेशक अल्लाह ताला इल्म और बुर्दबारी वाला। क्या पता चला कि अल्लाह की राह में निकलोगे, ज्यादा से ज्यादा शहीद ही हो जाओगे ना, जान चली जाएगी तो चलो अच्छा कब्र के हिसाब से बच गए, सीधे जन्नत में पहुंच गए। लोग तो वेटिंग लाउंज में और आप माशाल्लाह डिपार्ट करके अपने घर वालों के पास भी पहुंच चुके। कौन सा सफर अच्छा है। बात यही है, और जिसने बतला लिया इसके बराबर जो इसके साथ किया गया था, फिर अगर इससे ज्यादती की जाए तो यकीनन अल्लाह ताला खुद इसकी मदद फरमाएगा। बेशक अल्लाह ताला दरगुजर करने वाला और बख्शने वाला है। अल्लाह हमारी सोच बदल दे। अब आगे देखिएगा कि मुशरिक अल्लाह की नाकदरी करने वाला है। सूरत का भी खात्मा है, पारे का भी खात्मा है और रास्ते बन रहे हैं। कायनात पे गौर व फिक्र करते कराते हुए सिखाया क्या जा रहा है, आयत 61 से देखिएगा। अल्लाह की कुदरतों का इजहार है। ज़ालिका बिअन्नल्लाहा युलिजुल्लैल फिन्नहारि व युलिजुन्नहारा फिल्लैल। ये इसलिए कि अल्लाह रात को दिन में दाखिल करता है और दिन को रात में दाखिल करता है, और बेशक अल्लाह ताला सुनने वाला देखने वाला है। कैसे रात का पर्दा चाक होके अब सुबह हो रही है, कभी आपने सोचा इतनी बड़ी चेंज कैसे आती है? और यूरोप में बैठने वालों के सर पे चमकता हुआ सूरज किसने दिया? और पाकिस्तान, इंडिया, बांग्लादेश में सुनने वालों की शाम ढल रही है। और इससे पीछे चले जाइए तो फिर इंडोनेशिया, मलेशिया, न्यूजीलैंड, ऑस्ट्रेलिया, यहाँ तक के नाम तो मैं जानती हूँ। वहां भी अगर कोई बैठा सुन रहा है तो मुझे लगता है कि शायद वहां मिडनाइट होगी या इससे भी कुछ आगे पीछे। ये सब कौन कर रहा है, कभी आपने सोचा? ये जब हम टाइम जोन लिखते हैं ना, इतना कॉम्प्लिकेटेड फ्लायर बनता है। मैं इनको कहती हूँ इतने टाइम ना लिखा करें, समझ ही नहीं आती। लोग खुद ही ढूंढ लेंगे, कहते नहीं सबको नहीं पता होता। लोग कहते हैं हम आके बैठे रहे, बाद में पता चला वो यूएसए का टाइम था। बहुत थोली वाली सीधी साधी आंटियां भी सुनती हैं बहुत सारी चीजें, लेकिन सिर्फ टाइम जोन को जहन में रख के अल्लाह को कहिए सुबहान अल्लाह ही वबी हमदी सुबहान अल्लाह अलअज़ीम। इस वक्त भी एक ही बात हम सब सुन रहे हैं और डिफरेंट हालात के मुताबिक डिफरेंट मूड है। ये सब इसलिए कि अल्लाह ही हक है और इसके सिवा जिसे भी पुकारते हैं वो बातिल है, और बेशक अल्लाह ताला ही बुलंदी वाला किबरियाई वाला है। क्या आपने नहीं देखा कि अल्लाह ताला आसमान से पानी बरसाता है? बताइए, लंदन वाले, मैनचेस्टर वाले, बारिशों में रहने वाले लोग, पर जमीन सरसब्ज हो जाती है। नॉर्वे वाले, आजकल कितनी ग्रीनरी है। बेशक अल्लाह ताला मेहरबान और बाखबर है। आसमान और जमीन में जो कुछ है इसी का है, और यकीनन अल्लाह वो ही है बेनियाज तारीफों वाला। गुनगाया करें अपने रब के, गुनगुनाया करें अल्लाह की मोहब्बत में। क्या आपने नहीं देखा, बार बार आपको मुझे अल्लाह कह रहे हैं, अब तो देखना पड़ेगा आपको मुझे भी कायनात पे, गौर करना पड़ेगा, क्योंकि आगे अब शिर्क की बातें आनी है ना, इसलिए अल्लाह ताला कह रहे हैं मेरे बारे में जरा पूरा नॉलेज ले लो। आयतें तो पढ़ते ही जा रहे हो, जरा कायनात की आयतों में भी मुझे ढूंढो, फिर पूछो कि शिर्क की कोई गुंजाइश है इस दुनिया में। क्या आपने नहीं देखा कि अल्लाह ही ने जमीन की तमाम चीजें तुम्हारे लिए मुसख़र कर दी हैं, और इसके फरमान से पानी में चलती हुई कश्तियां भी, वो ही आसमान को थामे हुए है कि जमीन पर इसकी इजाजत के बगैर गिर न पड़े। बेशक अल्लाह ताला लोगों पर शफकत और नरमी करने वाला मेहरबान है। इसी ने तुम्हें जिंदगी बख्शी, फिर वही तुम्हें मार डालेगा, फिर वही तुम्हें जिंदा करेगा। बेशक इंसान अलबत्ता बड़ा नशुकरा है। इसको पढ़ के बड़ी शर्म आती है, इन्नल इंसान लकफूर। ऐसे लगता है कि कोई आपको बड़ी मोहब्बत से अपनी कायनात दिखा रहा है और आप कह रहे मुझे नींद आ रही है, मुझे सोना है। तो जो सोता है वो खोता है। आज इस उम्मत को जागो और जगाओ का सबक देने की जरूरत है, उसके लिए आपको भी जागना पड़ेगा, मुझे भी। हर उम्मत के लिए हमने इबादत का एक तरीका मुकर्रर कर दिया है जिससे वो बजा लाने वाले हैं। बस इन्हें इस अमर में आपसे झगड़ा न करना चाहिए कि आप अपने परवरदिगार की तरफ लोगों को बुलाइए। यानी कोई रोक नहीं सकता किसी के दीन को फैलाने पे, हर एक को रिलीजियस फ्रीडम तो हासिल है। यकीनन अब ठीक हिदायत पर ही हैं, फिर भी अगर ये लोग आपसे उलझने लगे तो आप कह दीजिए तुम्हारे आमाल से अल्लाह बखूबी वाकिफ है, बेशक तुम्हारे सब के इख्तलाफ का फैसला क्यामत के दिन अल्लाह ताला आप करेगा। क्यामत के दिन का जज मालिक यौमिद्दीन, जजमेंट उसी का हक है। क्या आपने नहीं जाना कि आसमानों जमीन की हर चीज अल्लाह के इल्म में है, ये सब कुछ लिखी हुई किताब में महफूज है। अल्लाह ताला पर तो ये अमर बिल्कुल आसान है। क्या? पूरी कायनात का हिसाब किताब रखना। पारे का आगाज भी हिसाब से था, यहाँ बात फिर वही आ गई। اور یہ اللہ کے سوا ان کی عبادت کر رہے ہیں جن کی کوئی خدائی دلیل نازل نہیں ہوئی اور نہ وہ خود ہی اس کا کوئی علم رکھتے ہیں، اور ظالموں کا تو کوئی مددگار بھی نہیں۔ کون ہے ظالم یہاں؟ مشرک۔ اس کا ذکر آیت 72 اور اس سے آگے، وَإِذَا تُتْلَى عَلَيْهِمْ آيَاتُنَا بَيِّنَاتٍ، جب ان کے سامنے ہمارے کلام کی کھلی ہوئی آیتوں کی تلاوت کی جاتی ہے تو آپ کافروں کے چہروں پر نہ خوشی کے صاف آثار پہچان لیتے ہیں، وہ تو قریب ہوتے ہیں کہ ہماری آیتیں سنانے والوں پر حملہ کر بیٹھے۔ جی، قرآن پڑھنے والے لوگوں کو اپنے دشمن دکھتے ہیں کہ یہ تو ہر بات کو شرک کہتے ہیں، کیونکہ جب کوئی قرآن پڑھتا ہے تو اس کی تو پریشانی بڑھ جاتی ہے، تو ویسے شرک کو پھیلانے والے تو یہی کہیں گے آگے سے کہ آپ قرآن ہی نہ پڑھیں، یہ عقیدے خراب کرتے ہیں۔ اگر قرآن پڑھ کے عقیدہ خراب ہوتا ہے تو مجھے بتائیے کہ پھر مکہ والوں کا کیا مسئلہ تھا؟ تو کافروں کے چہروں پہ نہ خوشی کے اثرات قرآن کو سن کر آئیں گے، وہ تو قریب ہوتے ہیں کہ ہماری آیتیں سنانے والوں پر حملہ کر بیٹھے۔ کہہ دیجئے، کیا میں تمہیں اس سے بھی زیادہ بدتر خبر دوں؟ وہ آگ ہے جس کا وعدہ اللہ نے کافروں سے کر رکھا ہے، اور وہ بہت بری جگہ ہے۔ یہ آیتیں ذرا سوچیے، مکہ والوں کے دلوں پہ کیا بجلیاں گراتی ہوں گی، اللہ اکبر۔ لیکن بات یہ کہ وہ بھی خود کو مشرک تھوڑی کہتے تھے، نہ وہ خود کو کافر کہتے تھے نہ مشرک کہتے تھے۔ ہر دور کا مشرک اور کافر اپنے لیے یہ لفظ ناپسند کرتا ہے، حالانکہ کر وہ نہ شکرا پنی رہا ہوتا ہے۔ اب یہاں خوبصورت مثال دیکھیے جو پارے کے شروع میں ذکر کر دی گئی تھی، یا ایھا الناس ضرب مثلٌ فاستمعوا لہ۔ لوگوں، ایک مثال بیان کی جا رہی ہے، ذرا کان لگا کر سن لو، یعنی تھکے تو ہو گے، ذرا سیدھے ہو جاؤ، توجہ سے سنو۔ اللہ کے سوا جن جن کو تم پکار رہے ہو وہ ایک مکھی بھی پیدا نہیں کر سکتے، گویا سارے کے سارے ہی جمع ہو جائیں، بلکہ اگر مکھی ان سے کوئی چیز لے بھاگے تو یہ تو اسے بھی اس سے چھین نہیں سکتے۔ بڑا بزدل ہے طلب کرنے والا، اور بڑا بزدل ہے وہ جس سے طلب کیا جا رہا ہے۔ سوچیے ذرا کیا کہا جا رہا ہے۔ شاید اس سے خوبصورت کوئی مثال ہوگی جس میں شرک اور مشرک کا ذکر کیا گیا ہو۔ دو طرح کے لوگ ہیں دنیا میں، ایک ہے مواحد، اللہ کو ایک ماننے والا اور اسی سے مانگتا، دوسرا ہے مشرک، غافل انسان۔ ذرا دونوں کا تقابل دیکھیے گا۔ مواحد اللہ کو مانتا ہے، اللہ کی بھی مانتا ہے، نڈر اور جرت مند ہوتا ہے، صرف اللہ سے ڈرتا ہے، مقصد اللہ کو خوش کرنا اور راضی کرنا ہوتا ہے، خوبصورت شخصیت کا مالک ہوتا ہے۔ اس کے برعکس غافل انسان جو شرک کے اندر بھی انوالو ہو گیا، در در کا بھکاری، ڈرا سہما، چھوٹی سی بات پر ڈر جاتا ہے، کانپتا ہے، مختلف توہمات کا شکار، بلی راستہ کاٹ گئی تو یہ ہو گیا اور یہ وہ، مقصد سب کو خوش و راضی کرنا ہوتا ہے، مسخ شدہ شخصیت ہے۔ دونوں کو تقابل میں لکھیں تو بالکل ڈے اینڈ نائٹ کا فرق ہے دونوں کی شخصیت میں۔ مشرک ڈرتا ہے، مومن نے ڈرا۔ اور شرک ہوتا کیوں ہے؟ اس کی وجہ، ما قدر اللہ حق قدرہ ان اللہ لقوی عزیز، انہوں نے اللہ کے مرتبے کے مطابق اس کی قدر جانی ہی نہیں۔ اللہ تعالیٰ بڑا ہی زور و قوت والا اور غالب و زبردست ہے۔ شرک ہوتا ہی نا قدری کی وجہ سے۔ کون مالٹے کو اورنج رنگ دیتا ہے؟ کون امروت میں بیج ڈالتا ہے، اس کے دو رنگ ڈالتا ہے؟ صرف فروٹ چارٹ کو دیکھ لیجئے تو وہ ما قدر اللہ حق کا قدری سمجھ آ جائے گا۔ بڑی باتیں تو الگ ہیں۔ اب آخر میں چنے ہوئے لوگوں کی باتیں، اللہ یستفی من الملائکۃ رسلا و من الناس، فرشتوں میں سے اور انسانوں میں سے رسولوں کو اللہ ہی چھانٹ لیتا ہے، بے شک اللہ تعالیٰ سننے والا اور دیکھنے والا ہے، وہ بخوبی جانتا ہے جو کچھ ان کے آگے ہے اور جو کچھ ان کے پیچھے ہے، اور اللہ ہی کی طرف سب کام لوٹائے جاتے ہیں۔ اللہ ہمیں بھی چن لے۔ امت مسلمہ کا منہج آگے بیان ہونے لگا، میتھڈالوجی، کرائیٹیرین کیا ہے کہ غفلت سے نکلو اور نکالو۔ اللہ آج تو نکال دے۔ یا ایھا الذین آمنوا ارکعوا واسجدوا واعبدوا ربکم وافعلوا الخیر لعلکم تفلحون۔ اے ایمان والو، رکوع سجدہ کرتے رہو اور اپنے پروردگار کی عبادت میں لگے رہو اور نیک کام کرتے رہو تاکہ تم کامیاب ہو جاؤ۔ یہ تو تھی انفرادی عبادت۔ اب آگے دیکھیں اجتماعی چیزیں، اور اللہ کی راہ میں ویسی ہی جدوجہد کرو جیسی جدوجہد کا حق ہے، اسی نے تمہیں برگزیدہ بنایا ہے اور تم پر دین کے بارے میں کوئی تنگی نہیں ڈالی۔ اپنے باپ ابراہیم علیہ السلام کا قائم رکھو، اس اللہ نے تمہارا نام مسلمان رکھا ہے۔ سوچیے ہم نے اچھے اپنے کیا نام بنا دیے، اس قرآن سے پہلے اور اس میں بھی، تاکہ پیغمبر تم پر گواہ ہو جائے اور تم تمام لوگوں کے گواہ بن جاؤ۔ بس تمہیں چاہیے کہ نمازیں قائم رکھو اور زکوٰۃ ادا کرتے رہو، اور اللہ کو مضبوط تھام لو. وہاں کیا تھا, واتصموا بحبل اللہ, یہاں کیا ہے واتصموا باللہ. اگر یہ تین چار لفظ ہی کوڈ ورڈ پورے قرآن کے جمع کر لینا تو پتہ چل جائے گا کہ اللہ کو تھامنا اللہ کے راستے کو تھامنا ہے, اور اللہ کی رسی کو تھامنا بھی اللہ کو تھامنا ہے. اور اللہ کو مضبوط تھام لو, وہی تمہارا ولی اور مالک ہے, بس کیا ہی اچھا مالک ہے اور کتنا بہتر مددگار ہے. کیا پتہ چلا, شرک کے اندھیروں سے لڑنے کے لیے امت مسلمہ کو اپنی اصلاح کرنی ہوگی. روایت ہے سلسلہ تو صحیحہ 3132 کی ابی دردا سے, رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, میں انبیاء میں سے تمہارا بہترین یعنی منتخب حصہ یعنی نبی ہوں, اور تم امتوں میں سے میرے لیے بہترین منتخب حصہ ہو. تو امت مسلمہ چنی بھی ہے, شرط ایک ہے کہ امت مسلمہ اپنے مقصد حیات کو پورا کرے کہ لوگوں کو غفلت سے جگانا. دیکھیے یہاں ایک بڑا خوبصورت تقابل ہے. اللہ تعالیٰ سے تو ہر چیز شروع ہوئی, یہ کتاب, یہ شریعت, نبوت. پہلے دور میں جبرائیل علیہ السلام کو ملی, رسالت کی کڑی میں پہلا کنڈا جبرائیل بنے. وہاں سے قلب محمد صلی اللہ علیہ وسلم یا رسالت کی دوسری کڑی تھی, اور وہاں سے اب آپ اور میں اس میں شامل کر دیے گئے. کیسے ہوا اجتباکم, تمہارا سلیکشن ہوا ہے. ایک ہوتا ہے ٹو چوز, ایک ہوتا ہے ٹو سلیکٹ, یہ سلیکشن ہے. یہ ہے رسالت کی تیسری کڑی جو آج انسانوں کو رب سے جوڑتی ہے. کرے کیا, دو طرح کے کام میں نے آپ نے ان آیتوں کو اور اس پارے کو پڑھ کے کرنے ہیں. ایک ہے انفرادی, پہلے اس سے میں اس کا ذکر آ گیا, رکوع سجدہ بندگی نیکی کے کام, اس میں کمی ہوگی تو باقی کام نہیں کر سکیں گے, سوری ٹو سے دیٹ. اجتماعی کام, جہاد فی سبیل اللہ, جس میں آپ کی میری جدوجہد ہے, محنت ہے, کوشش ہے, وہ جہاد بن نفس سے لے کر جہاد بن مال, جہاد بن دنیا کرتے کرتے آخر میں پھر اللہ کے رستے میں جان بھی دینی پڑے تو دے دیں. پھر نماز قائم رکھنا, زکوٰۃ دینا اور اللہ سے وابستہ رہنا. اب آپ میں چیک لسٹ بنا کر سوچتے ہیں کرنا کیا. سوال پیدا ہوتا ہے کہ جن کو کام دیا وہ کیا کہلائے ذمہ دار. آپ اور میں ذمہ داران ہیں, لیکن جب ذمہ داران کام پورا نہ کریں تو کیا ہوتا ہے, اس کو دیکھ لیجئے. امت مسلمہ جو ایک ذمہ دار تھی, اس کی غفلت سبب بنتی ہے مشرک ملحد غافل لوگوں کی غفلت کا. تو آج دنیا میں اگر یہ سب پھیلا ہوا نا, تو اس کی وجہ میں آپ ہیں, اس کی ذمہ داری کو محسوس کیجئے. سوال لکھئے, امت مسلمہ لوگوں کو غفلت سے کیوں نکالے؟ اس لیے کہ چنی گئی. وہی رسالت کی تیسری کڑی کو ذہن میں لے آئیے. رسول امت پر گواہ ہوں گے اور امت محمدیہ صلی اللہ علیہ وسلم لوگوں پر گواہ ہوگی. تو یہ تھا 17واں پارہ. کیا سیکھا؟ غفلت میں ڈوبا دل کا اندھا عبرت پذیری کی صلاحیت کھو بیٹھتا. 10 دفعہ بھی قرآن پڑھے گا تو فائدہ نہیں ہوگا. شیطان رکاوٹیں ڈال کر غافل لوگوں کو ایمان سے دور رکھتا ہے. دین میں جھگڑا کرنے والوں کو جواب دیجئے, تم جو عمل کرتے ہو کرتے رہو, اللہ خوب جانتا ہے. یعنی بحث نہ کیجئے. غفلت کے فتنے کا شکار اللہ کے سوا نام پکارنے والے طالب اور مطلوب دونوں کمزور ہیں. تو شرک کے سارے گڑھ اللہ سے ختم کروانے کی دعا کرتے ہیں. چند جیمز اس پارے کے سنہرے حروف. غفلت ایک فتنہ ہے, قیامت قریب ہے, تیاری کر لیجئے. اللہ کی پہچان کیجئے اس کی ارد گرد کی پھیلی ہوئی نشانیوں سے. شرک سے گریز کرنا ہے, استغفار کرنا ہے, لا الہ الا انت سبحانک انی کنت من الظالمین. اور غلبہ اسلام کے لیے اللہ کی مدد کا وعدہ مشروط ہے. اور امت مسلمہ کا مقصد حیات غافل لوگوں کو جگانا ہے. اس فتنے کا حل بھی لے جائیے کہ غفلتوں کو دور کرنے کے لیے اب دوا بھی لے لیجئے. غفلت کے فتنے کو پہچاننا, پہلے اپنا محاسبہ کرنا, قیامت اور موت سے ڈرنے کی بجائے ان کو یاد کرتے ہوئے اپنی تیاری کرنی ہے. ہم وقت کہاں اور کیسے ضائع کرتے ہیں اس کا جائزہ لینا ہے. غفلت میں مبتلا کرنے والی دشمنان اسلام کی سازش کو پہچاننا اور بچنے کی تدبیر اور کوشش کرنی ہے. بچوں کو جدید سائنسی علوم سے آشنا کر کے صحیح تربیت کرنی ہے. مسلمانوں کو ریسرچ کے میدان میں آگے آنا چاہیے. پچھلی زندگی پر استغفار اور آئندہ زندگی میں رحمت للعالمین جیسا اسوہ حسنہ اختیار کرنا ہے. انکار کرنے والوں کی بجائے ان کے کفر سے نفرت کرتے ہوئے قرآن کے ذریعے جہاد کرنا ہے. اہل غفلت کی صحبت سے دور رہنا ہے. کائنات میں پھیلی ہوئی نشانیوں, قرآن اور دنیا کی بے ثباتی پر غور و فکر اور تدبر کرنا ہے. اور غلبہ اسلام میں اپنا کردار ادا کرنا ہے. اللہ تعالیٰ میں ان سب بڑے بڑے کاموں کے کرنے کی توفیق عطا فرمائے. ربنا تقبل منا انک انت السمیع العلیم, وتب علینا انک انت التواب الرحیم. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.